أعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. آمين يا رب العالمين. السلام عليكم ورحمة الله وبركاته. جي الحمد لله، كيفين هي آپ لوگ سب آج؟ رمضان کی جو گنتی کے دن ہیں بہت فاسٹ فاسٹ جا رہے ہیں الحمدللہ، اور ہم سب اسی طرح نیکیوں میں بڑھنے کی کوشش کر رہے ہوں گے اور اپنے آپ کو ریمائنڈ بھی کرا رہے ہوں گے نا، کیونکہ وہی بات ہے کہ اب احساس ہوتا ہے کہ کتنی جلدی ٹائم پاس ہو جاتا ہے. لاسٹ عشرہ بھی اتنی جلدی آ گیا اور ابھی ہم نے سٹارٹ کیا تھا. بالکل، ٹائم کبھی بھی نہیں رکتا، بس فرق یہ کہ ہم اس ٹائم کو کس طریقے سے استعمال کرتے ہیں، اچھے طریقے سے یا پھر بیکار کاموں میں. الحمد للہ رب العالمین، میں بھی خیریت سے ہوں، اللہ تعالیٰ کا لاکھ لاکھ شکر. انشاءاللہ یہ کہتے ہیں کہ ہم لوگ اپنے ریکیپ کو سٹارٹ کرتے ہیں. ٹھیک ہے، امید کہ آپ سب لوگ ریڈی ہیں. اللہ تعالیٰ ہماری عبادات کو قبول کر لیں. بالکل بالکل، آمین یا رب العالمین. جی تو انشاءاللہ شروع کرتے ہیں. کل ہم نے سب سے پہلے جو چیز جس سے سٹارٹ کیا تھا وہ سورۃ العنکبوت تھی. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. پارہ نمبر 21 ہے، لیکن جیسے آپ کو پتا ہے کہ سورۃ العنکبوت تھوڑا سا پہلے سے سٹارٹ ہو جاتی ہے 20th پارے سے، تو انشاءاللہ ہم اس کو ساتھ لے کر چلیں گے. تو سورۃ العنکبوت اسپیشلی کیا ٹاپک آپ نے سورہ کے اندر دیکھے ہیں؟ جی سورۃ العنکبوت میں آپ نے کیا مضمون بیسیکلی دیکھا کہ جس کے بارے میں رہنمائی کی جا رہی ہے؟ یہ بتائیں جلدی سے. کوئی بھی مخلوق بیکار نہیں ہے، یہ چیز آپ نے سیکھی، بالکل ٹھیک ہے. اور یہ کہ ہمیں ہمارے دین میں پرابلمز آ سکتی ہیں، آزمائشیں اور ٹیسٹ آ سکتے ہیں، جو کرنے کا کام ہے وہ استقامت ہے. جی تو دین کے راستے کی مشکلات پر جم جانا، اور اس صورت سے ہمیں ملے کوئی ایسے طریقے، کوئی ایسی ٹپس اور ایک طرح سے انسپائریشن کہ کیسے میں اپنے دین پر جم سکتی ہوں. ملے ہیں آپ سب لوگوں نے اپنے لیے دیکھے، اس میں سے پوائنٹس نکالے. امتحان سے گھبرانا نہیں ہے، بلکہ ان شاء اللہ تعالیٰ استقامت کے ساتھ ہم نے جمنا ہے. جی مجاہدے کے ساتھ نعمت کو آزمائش سمجھیں، یعنی کہ ظاہر ہے کہ ہر چیز ہی آزمائش ہے. ظاہر ہے جب ہم اس کا حق نہیں ادا کرتے صحیح طریقے سے اور ہم نافرمانیوں میں لگ جائیں گے، تو ظاہر ہے وہ چیز پھر ہمارے لیے ٹیسٹ بن جاتی ہے کہ ہم کیسا اس کے ساتھ میں برتاؤ کر رہے ہیں. بالکل ٹھیک. اچھا یہ بتائیں کہ آپ کو کیا پتہ چلا اس صورت سے کہ ہم استقامت کیسے حاصل کر سکتے ہیں؟ جی ہم کیسے استقامت حاصل کر سکتے ہیں؟ تو اس کی اب آپ ٹائپس یا اس کی کوئی ٹپس یا کوئی بھی پوائنٹس وہ لکھیں. ایمان اور آزمائش کا گہرا تعلق ہے، یعنی کہ اپنے ایمان کو مضبوط بنانے کی بہت ضرورت ہے. بالکل اپنے ایمان کو مضبوط بنانے کی بہت ضرورت ہے. اس کے علاوہ جی اس کے علاوہ ہم نے اور کیا دیکھا؟ اللہ کو کوئی فرق نہیں پڑتا ہم کچھ کریں یا نہیں کریں، ہم جو بھی نیکی کرتے ہیں ہمارے ہی کام آنی ہے، دعا سے اور قرآن سے. جی یہ چیز ہم نے دیکھی کہ قرآن کی تلاوت کرنے سے، اس میں تدبر کرنے سے اور اس کی یاد دہانی کرانے سے، اس سے ہمیں ضرور استقامت حاصل ہوتی ہے. اور دوسری بات یہ کہ ہم جہاد کریں. جی تو اب جہاد کا مطلب کیا ہوتا ہے یہ بتائیں. جی جہاد کا مطلب کیا ہوتا ہے؟ کائنات سے غور کر کے اللہ تعالیٰ کی نعمتیں بھی دیکھیں. بالکل ٹھیک ہے، کوشش اس کا مطلب ٹھیک ہے. اب ظاہر ہے کہ اس کی مختلف فارمز ہیں، تو ہم سب اپنے لیے کیسے دیکھیں کہ ہم کس طرح کر سکتے ہیں، یعنی کہ اس کی اب آپ پریکٹیکل اگزامپل دیں کہ کیسے میں اس طرح سے اسٹرگل کروں. اچھی صحبت بھی رکھنی چاہیے، ٹھیک ہے. سب سے پہلے اپنے نفس سے ہوتا ہے، اور اللہ تعالیٰ کا دین سیکھنا اور سکھانا یہ بہت امپورٹنٹ ہے. بالکل صحیح بات ہے، بالکل ٹھیک. بیکاز جب ہم یہ کرتے ہیں تو اس کے ذریعے پھر ہمیں اللہ تعالیٰ کی مدد بھی آتی ہے اور ہمارا اپنا ایمان مضبوط ہوتا ہے نا، اس سے. بالکل ٹھیک، بالکل ٹھیک ہے. پھر اس کے بعد ہم آگے دیکھتے ہیں. جی اسی سورہ کے اندر ہم آگے دیکھتے ہیں، تو یہ مجھے بتائیں کہ آزمائش سے اللہ تعالیٰ کسی کا بھی ٹیسٹ کرتے ہیں तो उसकी रीजन क्या है, क्यों आजमाइश हमारी जिंदगी में आती है, ये क्यों जरूरी है कि हम किसी भी आजमाइश के थ्रू गुजर कर फिर अपनी जिंदगी में से निकलें, ये बताएं। अल्लाह ताला की राह में वक्त लगाना है, अपने नफ्स का जिहाद, बिल्कुल ठीक है। ये अब ये बताएं कि क्यों जरूरी है कि आजमाइशें आए, इन आजमाइशों की रीजन क्या होती है। अल्लाह सुबहान ताला परखते हैं, ईमान का लेवल देखने के लिए ईमान का टेस्ट होता है, ताकि अल्लाह ताला बिल्कुल यानी कि एक दलील के साथ अल्लाह ताला कयामत के दिन हम सबको हमारे अजर पेश करें, बिल्कुल जो भी हमें हमारी जजा मिले अच्छी या बुरी वो सब क्लियर हो जाए। अल्लाह ताला निखारना भी चाहते हैं यानी हमें मजीद बेहतर बनाना चाहते हैं आजमाइशों के साथ में, ताकि बिकॉज जाहिर मतलब वही बात के इंसान मजीद मजबूत हो जाता है। और इसी तरह से गफलत समझ में नहीं आया, ईमान मजबूत करने के लिए कुंदन बनाना चाहते हैं हम शख्सियत, हमारी शख्सियत निखारने के लिए अल्लाह सुब्हान तआला इंसान को माफ करना चाहते हैं, माफ करना चाहते हैं तो इसलिए आजमाते हैं। ये आप कहना चाह रही हूँ जी। फिर उसके बाद हम आगे ये भी देखते हैं कि मुख्तलिफ कौमों का भी जिक्र इस सूरा के अंदर आता है, और हम इसमें आयत नंबर 15 में देखते हैं जी, आयत नंबर 15 में देखते हैं तो अल्लाह ताला नूह अलैहिस्सलाम के बारे में बताते हैं कि उनको और उनके साथियों को अल्लाह ताला ने बचा लिया, तो इसकी भी वजह क्या बनती है कि अल्लाह ताला ने क्यों उनको इस तरह से बचा लिया उस अजाब से। हमारे ईमान का लेवल देखना चाहते हैं, बिल्कुल ईमान की मजबूती असल में हमारा टेस्ट होता है, और सबके दर्जे मुख्तलिफ इन आजमाइशों के अंदर ही जाकर पता चलते हैं ना। इट्स अ साइन फॉर पीपल, बिल्कुल इट्स अ साइन फॉर पीपल। एक तो ये कि उनके ईमान की वजह से उनको बचा लिया गया क्योंकि वो अल्लाह ताला की बात मानते थे और उसको कायम करने की कोशिश करते थे, और दूसरी बात ये कि अल्लाह ताला दुनिया के लिए एग्जाम्पल भी रखना चाहते थे, यानी उसको एक एग्जाम्पल बना भी दिया हम सब के लिए कि अगर हमारा ईमान मजबूत होगा तो अल्लाह ताला की मदद हमारे साथ होगी। बिल्कुल ठीक है, अल्हम्दुलिल्लाह। फिर उसके बाद हम आगे चलते हैं जी, आयत नंबर 26 में देखेंगे इंशाल्लाह ताला, सूरतुल अनकबूत आयत नंबर 26 में, ठीक है। और यहाँ पर हिजरत की बात की गई, इस आयत से हमें अपने लिए क्या सबक मिलता है ये बताएं। हिजरत की बात की गई तो इससे हमें हमारे लिए क्या सबक मिलता है ये आप लोग लिखें। हिजरत एंड जिहाद का कनेक्शन, बिल्कुल हिजरत के बाद ही इनामात का नुजूल होता है, ये सब इस राह के मराहिल हैं। वेरी गुड, कि दीन की खातिर हिजरत करना, अपने गुनाहों से हिजरत करनी है, तो ये जो हिजरत करना होता है ये एक आसान काम नहीं होता, चाहे इंसान को फिजिकली अपनी कोई जगह अल्लाह ताला के दीन की खातिर छोड़ना पड़े, या अगर हम अपने नफ्स के हिसाब से भी देखें कि कोई भी अपनी बुराई को छोड़ना हो, लेकिन फिर उसका अजर हमें बहुत मिलेगा, क्योंकि ये भी हिजरत भी क्या है, एक तरह का जिहाद है। वेरी गुड, बिल्कुल कि ये भी एक तरह का जिहाद है, अगर एक जगह अमल ना करना करने दें तो वो जगह छोड़ देनी चाहिए है। तो इससे हमें हमारी कंपनीज भी चेक कर लेनी चाहिए ना, कि अगर हम किसी ऐसी कंपनी में बैठे कि जहाँ पर हमारा ईमान डाउन होता है और जहाँ जाके हम जरा दुनिया की चीज़ों में मगन हो जाते हैं, उन लोगों के साथ बैठ के हमें दुनिया की सेल्स और दुनिया की सारी जो अट्रैक्शंस हैं उनकी ज़्यादा इंफॉर्मेशन मिलती है और उनकी तरफ ज़्यादा झुकाव मिलता है, तो फिर हमें चेंज करना चाहिए ना, बिल्कुल वी शुड लीव देम, बिल्कुल। और इसमें फिर ये नहीं सोचना चाहिए कि जैसे आप देखें कि अगर हम ये सोचें कि अच्छा नहीं तो फिर हमें तो सबके साथ मिलजुल के रहना चाहिए, अगर सबके साथ मिलजुलने से हमारी अपनी आखिरत तबाह हो रही है तो क्या ये नफा का सौदा है, जितनी ख्वाहिशात से भी जिहाद करना, बिल्कुल ठीक। सो इट इज नॉट प्रोडक्टिव, हमें एक लिमिट में सबसे ताल्लुक रखना है लेकिन एक्स्ट्रा ताल्लुक नहीं रखना चाहिए कि जिससे फिर अगर हमारा ईमान डिस्टर्ब हो रहा है तो, बिल्कुल अल्लाह ताला के लिए कुछ छोड़ते हैं तो अल्लाह ताला बेहतर दे देते हैं, और ये कितनी सच्ची बात है ना कि जब हम अल्लाह ताला की खातिर बहुत सारे लोगों की दोस्तियां चेंज हो जाती हैं और बहुत सारे लोग उनको छोड़ देते हैं इस तरीके से, तो जाहिर सी बात है फिर उसके ऑपोजिट अल्लाह ताला हमें, और अगर हमें इस दुनिया में कोई रिटर्न नहीं भी मिले तो फिर क्या क्या हमारे लिए मोटिवेशन है ये बताएं। अगर हमें इस दुनिया में भी कोई रिटर्न नहीं मिल रहा बज़ाहिर कि अपने लोगों को छोड़ा या अपनी किसी भी और फ्रेंडशिप को छोड़ा, तो फिर क्या करें, बड़ा अकेला फील कर रहे हैं हम, बहुत डिस्ट्रेस्ड हैं। तो मेरे ख्याल से सबसे बड़ी चीज़ ये है कि अल्लाह ताला की मोहब्बत और अल्लाह ताला का साथ तो है ना साथ में, क्योंकि जिसके लिए अल्लाह ताला है तो वो कभी भी अकेले नहीं होते। हजरत इब्राहिम अलैहिस्सलाम ने कैसे कैसे हिजरत करी कि सब कुछ छोड़ छाड़ के अपनी पूरी फैमिली और सब रिलेशंस छोड़ के निकल पड़ते थे, तो अल्लाह ताला ने उनको अपना दोस्त बना लिया। मेजोरिटी इज नॉट ऑलवेज राइट सलीव टू प्रोटेक्ट योर फेथ, अल्लाह नोज। बिल्कुल, ऑलवेज नो दैट अल्लाह सुब्हान तआला इज विद मी। जी, आखिरत में भी अजर मिलेगा, आखिरत पर भी नजर रहेगी और दुनिया में भी अल्लाह ताला दिल में सुकून, खुशी, इत्मीनान देंगे। बिल्कुल, यहाँ नहीं तो वहां जरूर मिलेगा, फरिश्ते उसके दोस्त भी हो जाते हैं। बिल्कुल सही बात है, हमने पढ़ी है ये बात। इंशाल्लाह ऐसा करते हैं कि हम यहाँ पॉज करते हैं, अपनी इंशाल्लाह दी इस टेनिस सॉरी टेनिस करते हैं, फिर उसके बाद अपना रिकैप कंटिन्यू करेंगे। चलिए, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। अतीक सिद्दीका, मुबीन मोहम्मद, हुमैरा तबस्सुम, ईमान खोकर, नाजिया बिलाल, अमीना जमरुद, तस्लीम अमजद, सना नासिर, कवल इमरान, नबीला आमिर, आलिया हबीब, साजदा परवीन, फरहाना कुरैशी, नौशीन मोहम्मद, नादिया अली, शमा नाज, हुमैरा अहमद, फातमा लतीफ, सनिया अख्तर, अनीस फातमा, फरहत बिलवानी, उमैमा अहमद, तनवीर जहान, एनी सलीम, समेरा जीवा, अमीना तबस्सुम, रुखसाना मजीद, इफ़त फातमा, उज्मा परवेज, फौजिया अजीज, साइमा अरफाज, आमना फिरदौसिया, आरफा मामून, मोहम्मद बारी, सना कैसर, रबिया महमूद, शमीम शेख, इरम इमरान, साइमा जहूर, कोमल अमजद, अनीला उमर, वजीहा अख्तर, मारिया उमर, सरीना शमायल, शमायला अरशद, तस्नीम फातमा, अनीला उमर, कमल रियाज, इरम मुमताज, साजदा परवीन, फरजाना सीलोत, उम रिदा, बुशरा खान, तस्नीम कासिर, नूर शेखा, तलत रहमतुल्ला, हुमैरा इसहाक, शाहीन पठान, जैनब तनवीर, साइमा खान, कहकशा महमूद, हलीमा जावेद, शबाना बशीर, फरहत बारी, समीना इकबाल, शबिस्तान नुमानी, मायदा रफीक, राहिला अहमद, नमरा सलमान, नायमा अहमद, मुअज्जा जफर, फायजा अशरफ, साइमा नसीम, सनिया सलमान, नादिया नाज, बुशरा अहमद, जकिया अहमद, सबीहा खान, कलवशा खान, शीराज अफानी, फरहत अली, अर्शिया बेगम, हुमैरा सिद्दीकी, हुमैरा फैसल, सागरा अजहर, शाहीन पठान, रफत इलियास, रबिया अकबर, अर्शिया बेगम, साइमा खान, शहनाज अहमद, नफीसा खातून, इरम उस्मान, फरजाना कासिम, रिजवाना महमूद, सदीका मोहियुद्दीन, जरीना आसिफ, मरियम सैयद, फायजा खलील, तरत रहमतुल्ला, नगमाना अख्तर, जेबा हसीब, जबीन नवी वाला, अफरीन सुल्ताना, तबस्सुम फातमा, हिरा अरशद, सानिया सलमान, साजदा परवीन, नाजला एम, हुमा गनी, रबिया नजीर, हाजरा आसिफ, सुल्ताना नाज, मरियम नियाजी, शाजिया अजहर, सबा नजीब, फरहाना वसीम, सलमा खान, मदीहा काशिफ, रुखशंदा अजीज, फातमा कफूर, इज्जा अली, समिया अख्तर, महर सुल्ताना, इरम मान, फातमा खालिद, कैसर परवीन, मिनहाज मंसूर, हुमैरा नासिर, गुलरेज हबीबुल्ला, जाहिदा बायला, आयशा फातमा, शाजिया आमिर, सबा परवेज, शबीना चौधरी, फायजा मेहर, जरीना मोहम्मद, रिजवाना खलील, हमीना खानम, सबीना इरशाद, मरियम अहमद, रबिया शेख, कौसर खुर्शीद, जवेरिया गजनफर, अमीना बतूल, नुजत शाह, सादिया वकार, शीरीन मंसूर, समरीन आमिर, रजिया अमतुल करीम, समीना अमजद, शहला निसार, रुकैया शेख, हिरा मुजीब, इरम अरसलान, हाजरा इमरान, अफशा अशरफ, आयशा बीबी, बिल्किस हमीद, नाजिश्ता अहमद, इसरा गुल, नुजत शाह, सना लोधी, उजमा फजल, सबीहा जावेद, हलीमा जावेद, मलीहा अजीज, सादिया चीमा, सफिया अमरीन, सदफ पट, अयान खान, गजाला इब्राहिम, हादिया वली, समन बख्तावर, अदीब अजीम, सिमरा खलील, मुजना हारून, मुबशरा जब्बार, आसिया सरफराज, ताहिरा बाबर, लुबना फहीम, रजिया जमाल, नुसरत मिर्जा, उज्मा परवीन, इरम अहमद, इरम उस्मान, रजिया सुल्ताना, फायजा तारिक, हाजरा आसिफ, ईवा जिमल, अफरीका अहमद, जैनब उमर, आयशा अयूब, सफा बतूल, अमीरा अंजुम, सुबूही असलम, फिरदौस अथर, आसफिया नसरीन, रबिया अनवर, सालिहा बेगम, इरफाना मंजूर, बसरा तबस्सुम, जी शफिया इश्तियाक, मिसबा अहमद, खालदा मिर्जा, राना मोहम्मद, सलमा हाफिज, वहीदा गगरू, फरहाना यासमीन, रहीमा चौधरी, तनवीर सुल्ताना, अमरीन मुसानी, शमीम मुसानी, निगहत मोहम्मद रफीक, सदफ जलाल, हुस्ना फाकिहा, रजिया तनवीर, इकरा अजमल, शाजिया राना, सनूबर मसूद, अजरा नसरीन, मुजीबा ताहिरा, लुबना वासी, साइमा सईद, अनीरा सादिक, अफशा शेख, सैयदा भट्टी, आमना अर्शिया, खदीजा अजमल, समरीन मलिक, आलिया शहजादी, कुलसूम एहरार, मुबीना अहमद, सुमैया असमा कौसर, सबीहा फरहाद, समीना शीरीन, बुशरा आजम, मिसबा कसीम, मलिकुन्निसा रहमान, जवेरिया गजनफर, सिदराउद्दीन, नेघत मुमताज, सैयदा अली, नसीम अहमद, गजाला शाहिद, नरगिस नाहिद, आफताब रुबीना, नाजमा अब्दुल करीम, नौरीन फैसल, फरीदा मुहियुद्दीन, नौशीन सुल्ताना, शमा काजी, शबीना खालिद, अफशा तरन्नुम, आमना रिजवी, साइमा फारूक, फिजा रफीक, خدیجہ احمد صفیہ، رفعت صدیقی، زیبا عرفان، سمینہ نوید، عذرا نسرین، انم خلیل، انیلہ اختر، فائقہ احمد، زیب عزیز، عطیہ شبیر، بشرا احمد، فوزیہ اقبال، عذرا حسین، بشرا احمد، سائمہ خاور، پائندہ بخت، فرحہ مہوین، ربیہ مقصود، سعدیہ اسلم، ربیہ اختر، سورہ یاسر، ارشد مریم، نادیہ نعیم، فرزانہ غازی، عذرا گل، صالحہ بیگم، عذرا نسرین، جی عذرا نسرین، زرینہ جمال، آفرین فاطمہ سید، شہینہ عمرانی، عثمہ خان، ایمان سیدہ، ارم، امینہ آصف، فرح حبیب، ہما راشد، سوہا جے، شبیم شہناز، نسیم احمد، شبانہ مرزا، فاطمہ کنیز، حمیدہ خانم، روبینہ محمود، محمد ایاز، نجمہ مان، یاسمین اقبال، فرحانہ وسیم، شازیہ سلیم، ماہرخ حضور، سیما خالد، عذرا جعفری، تہمینہ جلیل، شفا چودھری، سمیہ صدیقی، ثنا عرفان، سومی خان، روبی جمیل، اے یاسمین صدیقی، صدرہ رمیز، مہنال اسلام، رضیہ چودھری، کرن چودھری، منیبہ خنی، صغرا یاسر، طلعت شفیع، مسعودہ فاطمہ حسین، مدیحہ باجد، سائمہ فاروق، شہناز محمد، صبا محمدی، پروین نظام، یاسمین شمیم، سمرہ منظور، صبا باسط، فریدہ احمد، سمیہ خان، افشین وحید، ارشیہ بیگم، ربیہ جاوید، فرزانہ شیخ، عائشہ قریشی، نسرین اختر، نورین شمس، ربینہ محمود، آفرین بیگم، فائزہ ایاز، تہمینہ زبیر، فرح طاہر، منزہ حنیف، ام آمنہ، بٹ محسن، تنجینہ بیگم، ابیر یعقوب، عائشہ افغان، نجمہ خان، عظمہ طاہر، تانیہ خان، کبرا خانم، زوبی سید، نازش نصرت، توبہ اکبر، مریم بیوی، روما ندیم، زرین رزاق، حنیفہ پارکر، مقصود شاہین، طاہرہ تاج، شمائلہ اقبال، مریم افضل، آدرش احمد، شاہینہ مسعود، فائزہ ایاز، نصرت عبدالغنی، مہام احمد، عذرا خان، ماریا دار، زاہدہ احمد، ربیہ کلثوم، بینش فاطمہ، شبانہ نعیم، مائدہ نسیم، محمدی بیگم، شاہینہ مسعود، بدر شاہد، ایف زیدی، کلثوم جگارتا، عذرا شاہین، کرن اجاز، نگہت طلعت، عامر حمزہ، ماریا خان، عامر حمزہ، صبا باسط، انشاءاللہ یہ اس کو مجھے نہیں سمجھ میں آ رہا، زہر پٹیل، بدر شاہد، سائمہ دانش، فردوس ارشد، شہبان امیر، اندلیب فیض، بشرا صدیقی، تہمینہ مکری، شعا خان، جمال احمد، فضا سید، ہنا پروین، روحانی اختر، مریم ہاشمی، سعدیہ درانی، فرزانہ امرین، سعدیہ بھنڈاری، ساجدہ رحمان، نسرین زاہد، صبا شجا، شیخ جنت اور سنبل نشا، فرزانہ روزی، نادیہ ثاقب، فریدہ دکیل، عائشہ جبار، زاہدہ عارف، رخسانہ احمد، محمد عمران خان، روبینہ ناصر، روبینہ شہباز، شہلا بازد، فضا فرحان، شاہدہ میر، ام عمار، ارم امرین، فسیمہ خان، جی فائزہ احمد، اقصہ جمیل، شیرین صدیقی، فرزانہ چودھری، نصرت کریم، رضوانہ قمر، سونیا ناز، زیب النسا، ماریا خان، اقصہ احمد، فرزانہ وسیم، نبت سلطانہ علی اور ممتاز ملک، شہزانہ میمن، سبحان اللہ، کسی کی اٹینڈنس مس ہوئی ہے یا پھر کوئی گروپس آپ کے دے رہے ہیں جو تو آپ لوگ یہاں مارک کر دیجیے انشاءاللہ. جزاکم اللہ خیرن کثیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اعوذ باللہ من الشیطان الرجیم. جی ان شاء اللہ ہم لوگ اپنی ریکیپ کو واپس کنٹینیو کرتے ہیں. الحمد للہ. جی سورۃ العنکبوت ہم پڑھ رہے تھے اور اس میں ابھی ہم ہجرت کے بارے میں بات کر رہے تھے کہ ہجرت کیا ہوتی ہے. تو ہم نے سورۃ العنکبوت میں ایک اور بہت خوبصورت آیت پڑھی کہ جس سے ہمیں استقامت بھی ملتی ہے, اور وہ آیت نمبر 45 تھی. جی نمبر 40. تو اس میں قرآن کی تلاوت کی طرف دھیان دلایا گیا اور نماز قائم کرنے کی طرف اشارہ ہے. تو آپ یہ بتا سکتے ہیں کہ نماز سے ہمیں فائدے کیا ملتے ہیں؟ نماز سے فائدے کیا ملتے ہیں؟ عاجزی آتی ہے, اللہ تعالیٰ کا قرب آتا ہے اور گناہوں سے بچتے ہیں. یہ آیت ہمیں کیا بتا رہی ہے؟ جی گناہوں سے ہمیں روکتی ہے نماز, ہمیں برائیوں سے روکتی ہے, فحش چیزوں سے روکتی ہے. اور فحاشی کس کو کہتے ہیں؟ جی فحاشی کس کو کہتے ہیں؟ فحش چیز کیا ہوتی ہے؟ یعنی کہ ہم کیسے, یعنی فحش سے صرف بات ہوتی ہے یا کوئی عمل فحش ہوتا ہے, کیا ہوتے ہیں؟ بے حیائی, زنا, ٹھیک ہے. اور مزید کوئی بھی, سب کچھ. یہ ہماری باتوں کے اندر بھی آ سکتی ہے اور ہر ایسی چیز جس میں ڈسٹرب. یعنی کہ فحش از ناٹ جسٹ, یہ صرف اور صرف ایک ٹاپک کے قریب نہیں گھومتی, بلکہ اٹس اے ویری واسٹ ورڈ. بالکل کھلی برائی, بے حیائی, بالکل ٹھیک. اور अगर कोई इंसान अल्लाह ताला के हुक्मों के खिलाफ भी कोई बात करता है, तो इंसान जब नमाज पढ़ता है तो उसको कंट्रोल आता है, अपनी पर डिसिप्लिन आता है, जिससे फिर हमें आसानी होती है ना, फिर हम जमने में भी आसानी होती है। तो हमें कुरान पढ़ने का दिल ना चाहे या कोई नेकी करने का दिल ना चाहे, तो फिर क्या करना चाहिए? क्योंकि नेकी की तरफ तो इंसान का दिल मायल नहीं हो रहा उस वक्त, तो उस टाइम फिर क्या करें? नमाज कभी, चूंकि वो भी एक इबादत, इंसान के दिल नहीं चाहता, लेकिन पुश करके अपने आप को नेकी में डालना, बिल्कुल इस्तगफार भी करेंगे, और ये कि जबरदस्ती अपने आप को उस नेकी की तरफ पुश करना, छोड़ना नहीं कि अच्छा नहीं, बस दिल नहीं चाह रहा या बहुत एक्स्ट्रा सुस्ती आ रही है तो नहीं करती, अपने आप को एक्सक्यूजेस नहीं दें। बिल्कुल अल्लाह वालों को पसंद भी नहीं है ये सब बात, बिल्कुल ठीक। फिर उसके बाद हम आगे भी देखते हैं, तो अल्लाह ताला ने जैसे हिजरत के बारे में भी कहा कि ये बहुत जरूरी है, अल्लाह ताला की जमीन वसी है। अगर कोई शख्स ये सोचे कि नहीं, मेरा रिस्क तो बस इस जमीन में बहुत अच्छे से सेट हुआ हुआ है, अब हम कहाँ अपना सारा कुछ छोड़ छाड़ के निकले, तो क्या ये एक अच्छी बात है? बहुत सारे लोग जैसे यही सोच के रह जाते हैं, अगर किसी भी ऐसी जगह पर कि नहीं, अब ये हमारी मजबूरी बन गई कि अब हम यहाँ से निकल नहीं सकते क्योंकि हमारा सारा कारोबार, हमारे सारा खानदान यही है, तो ये कोई अच्छी एक्सक्यूज नहीं होगी अल्लाह ताला के आगे। तो हमें अपने आप को मजबूती के साथ में दीन के साथ जोड़ना और अल्लाह ताला की मोहब्बत पैदा करनी है। फिर जो हमने आखिरी आयत इस सूरा की पढ़ी, जो कि बहुत बहुत खूबसूरत है, उससे हमने क्या सीखा ये बताएं? कि वो लदीना जाहदू फीना, कि जो कोई इतनी मुश्किलें अगर आए उसके रास्ते में उसको बर्दाश्त करता है और कोशिश करता है अल्लाह ताला के रास्ते में अच्छाई की तरफ बढ़ने के लिए अपने आप को पुश करता है, तो उसके लिए फिर क्या है? जी, उसके लिए फिर क्या है कि लना दियन नहुम सुबू लना, कि अल्लाह ताला उसको अपने रास्तों की, अपने रास्ते की हिदायत देंगे, बिल्कुल, और मुख्तलिफ तरीके सिखाएंगे, मुख्तलिफ रास्ते आसानी के पैदा कर देंगे। तो अगर हम कभी भी किसी भी वजह से परेशान होते हैं, तो हमें मजीद नेकियां करनी चाहिए हैं और मजीद अल्लाह ताला की इबादत में घुस जाएं, तो इंशाल्लाह फिर हमें आसानी मिलेगी। कोशिश करना है और भरोसा अल्लाह ताला पर, तो बस अल्लाह ही आसान कर देंगे, बिल्कुल, और ये यकीन है हमारा ना, बिल्कुल। इन अल्लाह लमअल मुहसिनीन, बिल्कुल ठीक। यानी कि हम अपने दीन को किस लेवल पर लें ये बताएं, कि हमें अपने दीन को किस लेवल पर लेना है, अपनी इबादात को, अपने मामलात को, जी अपने जिक्र, अपने अस्कार को, इन सब चीजों को, नेकियों को किस लेवल पर लेकर जाएंगे? जैसे अल्लाह ताला कहते हैं ना कि अल्लाह का साथ मुहसिनीन के लिए है, तो अपनी इन सब चीजों को एहसान के दर्जे पर रखेंगे, हर काम बहुत अच्छे तरीके से करेंगे, बिल्कुल। और ऐसा कभी भी नहीं हो कि हम दुनिया की वजह से अपनी इबादत को जरा जल्दी जल्दी अदा कर दें, और ये एक अच्छी बात नहीं। जैसे कि अब हमारी रमजान भी है, तो अगर हम देखें कि अगर कभी कोई पार्टीज वगैरह हो रही है हमारे घर में, तो हम अपनी नमाजों को बस जल्दी जल्दी अदा कर लें कि अब बहुत थकन हो गई है और अब मुझसे मजीद नहीं हो रहा, तो ऐसा नहीं करना चाहिए, है ना? बिल्कुल, प्रायोरिटी हम अपने दीन को रखेंगे। जी, अटेंडेंस हो चुकी है। फिर नेक्स्ट सूरह हमने सूरतुर्रूम पढ़ी थी, तो सूरतुर्रूम में अल्लाह ताला हमें कुछ निशानियां दिखाकर अपनी अपना तारुफ भी कराते हैं। उन निशानियों से हमने क्या सीखा? आपने उन पे गौर व फिक्र किया होगा, तो ये बताएं कि सूरतुर्रूम में बताई गई निशानियों से हमने क्या सीखा है? जी, जल्दी जल्दी से लिखें इंशाल्लाह ताला। जी अल्हम्दुलिल्लाह, ये बताएं कि क्या चीज़ हमने सूरत से सीखी कल? अपने हमने इंशाअल्लाह ताला गौर व फिक्र भी किया होगा ना कि कैसे अल्लाह ताला हमें अपनी निशानी की तरफ ध्यान दिलाते हैं। अल्लाह ताला की कुदरत, गौर व फिक्र करना है, अल्लाह ताला की बड़ाई, अल्लाह गिव्स विक्ट्री टू हुम ही विल्स, सिर्फ अल्लाह ताला की हुकूमत है, बिल्कुल सही बात है, सिर्फ अल्लाह ताला की हुकूमत है। और फिर ये कि अल्लाह ताला ने हमें पैदा किया है, जब हमारा अपना इस दुनिया में आने पर कोई इख्तियार नहीं है, तो फिर हम यहाँ रहते हुए क्यों अल्लाह ताला की नाफरमानी करें? क्यों नहीं उसको भी हमारे ताला की इताअत के मुताबिक चलें? हर चीज अल्लाह की है, मैं भी उस में जी उसका हुक्म मानना है ना, इंशाल्लाह ताला पूरा पूरा हुक्म मानना है इंशाल्लाह ताला। और फिर उसके बाद हम देखते हैं कि अल्लाह ताला इस चीज को भी निशानी कहते हैं, जो मैरिटल रिलेशंस हैं, ये निशानी कैसे बनते हैं? यानी आपको इसमें क्या खास निशानी नजर आती है कि जिसकी तरफ इंसान कोई गौर व फिक्र करे? कुदरत, सूरज, चांद, सितारे, सब सब इताअत करते हैं, तो हमें भी वैसी करनी चाहिए। कयामत पे कोई भी आपकी मदद नहीं करेगा, बिल्कुल सही बात है। अल्लाह ताला की कुदरत के कैसे दो लोग जो बिल्कुल अननोन होते हैं दूसरे के लिए, अल्लाह ताला इतनी ज्यादा अच्छी मोहब्बत डाल देते हैं उनके दरमियान में, है ना। और इतने डिफरेंसेस के बावजूद भी अल्लाह ताला एक ही साथ, यानी कि उन सब के लिए आसानी कर देते हैं, कैसे मोहब्बत दे देते हैं, डिफरेंट लोगों को यूनाइट कर देते हैं, बिल्कुल। और फिर हमने अपने रिलेशन पर भी चेक रखना है, तस्किया करना है अपना, कि क्या हम अपने रिलेशन को इस्लाम के मुताबिक लेकर चल रहे हैं। जैसे कि आपको पता है ना कि आप मेरी बात सीखी होगी कि कैसे हमने अपने इन रिलेशंस को भी बेहतर बनाना है। बिकॉज अक्सर लोग इस बात का भी बहुत ज्यादा जैसे कि परेशान रहते हैं कि हमारी ये रिलेशंस अच्छे नहीं है, इसमें मोहब्बत नहीं है। तो हमें कोशिश करनी है कि हम इस्लाम के तरीकों के मुताबिक इनमें मोहब्बत पैदा करें। क्या करेंगे इसके लिए, ये लिखें, इन रिलेशंस को बेटर बनाने के लिए क्या कर सकते हैं, क्या सोचा आपने। अल्लाह अनजान लोगों में भी मोहब्बत डाल देते हैं, बिल्कुल ठीक है, करिश्मा है। अब ये बताएं कि इसको वाकई एक निशानी बनाने के लिए क्या करना चाहिए, क्योंकि अल्लाह ताला कहते हैं ना कि तुम सुकून हासिल करते हो, तो कैसे सुकून वाला रिश्ता बनेगा। ईमान ऐसा हो कि जान दे दें क्योंकि हम जरूर मरने वाले हैं, बिल्कुल ठीक है। सब्र करने से, वेरी गुड, सब्र करने से। हर वक्त सिर्फ यही नहीं कि जो मुझे चाहिए वही मिल जाए, वी शुड बी पेशेंट। एंड दूसरी बात आप लिखी कि कीप स्माइलिंग, ये बहुत अच्छी बात है ना, कि स्माइल वाकई में बड़ी एक्सेलेंट टिप है। अल्लाह ताला गेव मी एवरीथिंग द बेस्ट, शुक्र अदा करना है, ये मेरे अल्लाह ताला की तकदीर है लिखी हुई, बिल्कुल ठीक है। सबसे अच्छा इखलाक रखना है, इखलाक जब सही हो जाता है तो फिर बहुत सारी आसानियां हो जाती हैं। पहले अल्लाह ताला से ताल्लुक जुड़े और फिर उसके बाद मूडी ना बने, बिल्कुल ठीक है। और प्यार से बात करनी सबके साथ में। और सबसे बड़ी बात है कि जब हम ये कि स्माइल वाली बात और पेशेंस, ये दो चीजें जब साथ रहती है ना, तो बहुत सारे मामला हमारे ठीक हो जाते हैं, अल्हम्दुलिल्लाह। जॉली भी हो थोड़े थोड़े, बिल्कुल सही, ठीक है। इंशाल्लाह हम इसको यहाँ स्टॉप करते हैं। जज़ाकुमुल्लाह खैरन कसीर वासन जज़ा वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
इसको बंद करते हैं। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। जी आप सब मिलके दुआएं पढ़िए जरा, ये जो हमारी आखिरी दो पारों की दुआएं थी वो मिलके पढ़े, और आप सब चंद सेकंड के अंदर सेटल डाउन हो जाएं प्लीज। जितने लोग पीछे हैं वो आगे आ जाएं, क्योंकि जो भी लोग अभी आ रहे हैं वो पीछे से आएंगे ताकि हम अपने टाइम को यूज कर सकें। शुरू कीजिए दुआएं। बंद कर दीजिए पंखे सारे।
Thank you.
اعوذ باللہ من الشیطان الرجیم. جی جو دعا مانگ رہے ہیں اس کے بعد اب 10 سیکنڈ تک سب خاموشی سے غور کریں, ٹھیک ہے؟ سب اپنے آپ کو پوچھیں کہ ہم اب بالکل اس پوزیشن میں ہیں کہ اللہ کی بات شروع کریں, ٹھیک ہے؟ جی اس بچے کو بھی سے پیچھے بھیج دیں, بعد میں یہ جاتا تو شور کرتا, تو اس کو بچوں کے ایریا میں دے دیں, پیچھے انشاءاللہ ان کے لیے جگہ ہے. شروع کرتے ہیں ہم لوگ, بہت ہی اہم صورت ہے, آپ سب کی توجہ چاہیے. گرمی اگر لگ رہی ہے تو کوئی بات نہیں, گرمی سردی تو زندگی میں آتی ہے نا. اگر ہم پاکستان میں ہوتے اور ابھی ایسی چل جائے گا, لیکن ان پنکھوں کے ساتھ ہم بالکل نہیں پڑھ سکیں گے, پھر تو آپ کو نیچے جانا پڑے گا, ٹھیک ہے؟ تو الحمدللہ باہر کتنا اچھا موسم ہے, آپ لوگ قرآن پاک پڑھتے ہوئے یہی سیکھ رہے ہیں نا ہم لوگ, کہ ہم نے ہر چیز کے اندر اللہ کی رضا پہ راضی رہنا ہے. اور ابھی ایسی چل بھی جائے گا, یہ نہ سمجھیے کہ نہیں چلے گا, اللہ کا حکم ہوا تو چلے گا, لیکن آپ لوگوں نے اگر پنکھے چلنے ہیں اور اگر آپ نے پنکھے چلانے ہیں تو مجھے بتائیں, پھر آج ہم پارا نہیں کرتے, ہم ویسے باتیں کر لیتے ہیں. کتنے لوگ ہیں جو تیار ہیں اس وقت سننے کو؟ ایک بندے نے بھی اگر پنکھا چلا تو پھر میں بھی شروع ہو جاؤں گی چلنا. کیسا لگے گا اگر میں پڑھاتے ہوئے ساتھ پنکھا چلوں؟ اور اصل بات یہ ہے کہ اللہ کی نعمتیں بہت ہیں ہمارے پاس. تو آئیے شروع کرتے ہیں. اللہ کے کلام کی گرمی اور ہمیں ہر چیز طرح ہر طرح کے حالات سے بے نیاز کر دے گی انشاءاللہ. جی امید ہے کہ آن لائن پہ بھی آواز ٹھیک ہے, الحمدللہ. اور جو بھی لوگ آپ لوگ سیٹنگ کر رہے ہیں نا, بالکل ایسے کریں کہ پن ڈراپ سائلنٹ ہو. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. خاموشی سے آپ بھی دل میں درود شریف پڑھیے گا. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے سورۃ الاعراف کریں گے. بہت ساری مکی صورتوں کے چونکہ ایک مدنی صورت آ رہی ہے, تو ہم سب کو اس کے لیے ذہنی طور پہ تیار ہونا پڑے گا. اور مکی صورتوں کو تم بغیر کسی تمہید کے پڑھ لیں تو الحمدللہ بات سمجھ آ جاتی ہے, لیکن مدنی صورتوں کو پڑھنے سے پہلے ان کا مزاج اور ماحول جاننے کی ضرورت ہے. تو سورۃ الاحزاب بہت ساری معاشرتی خرابی کی اصلاح کرنے والی صورت ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم جس معاشرے میں بھیجے گئے تھے, وہاں پر لوگوں نے دین کے مقابلے پہ ایک اور دین شروع کیا ہوا تھا جو ان کے خاندان کو سپورٹ کرتا تھا. نتیجہ کیا ہوا کہ نبی صلی اللہ علیہ وسلم چونکہ ایک رول ماڈل تھے, بہت سارے احکامات الحمدللہ بول کے دے دیے گئے اور آپ نے اور آپ کے ساتھیوں نے اس پہ عمل کیا. لیکن کچھ ایسی جڑیں ہوتی ہیں, یعنی کچھ ایسی رسومات ہوتی ہیں کہ جن کی جڑیں کسی سوسائٹی کے رہنے والوں کے دلوں میں ہوتی ہیں. اور یہ ہمیشہ سے ہوگا کہ عبادات کے احکامات لوگ بڑی خوشی سے مان لیں گے. میں بھی آپ سے کہیں کہ چلے چھوڑیے اس کو, آئیے آج ہم صلاۃ التسبیح مل کے پڑھتے ہیں, تو آپ بہت خوش ہوں گے. میں آپ سے کہوں کہ ایسا کرتے ہیں کہ ہم لوگ تھوڑے تھوڑے چھوٹے چھوٹے گروپس میں بیٹھ جاتے ہیں اور قرآن پاک اونچی آواز سے پڑھنے لگتے ہیں, آپ خوش ہوں گے, کیونکہ عبادات کرنی بہت آسان ہوتی ہیں. لیکن اگر میں آپ سے کہوں کہ چلیں ہم سب آج اللہ کے گھر میں بیٹھ کے اقرار کرتے ہیں کہ آج کے بعد ہم اپنے گھروں کی شادیوں میں مہندی نہیں کریں گے, کتنے ہاتھ اٹھیں گے اس پہ؟ بس یہی سمجھ لیجئے کہ جب بھی کسی سوسائٹی میں کچھ رسموں کو توڑنا ہوتا ہے تو اس کے لیے عملی نمونے ضروری ہوتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اس طرح آزمایا, یعنی آپ دیکھیں گے کہ کچھ اس صورت میں کچھ آیات ایسی ہیں کہ واقعی اس کو پڑھتے وقت اللہ کے نبی کے اوپر رحم آ رہا ہوتا ہے کہ اتنے کڑے امتحان ہوتے ہیں کہ یہ خوف لگ جائے کہ لوگ کیا کہیں گے, باتوں کا خوف, پیئر پریشر. لیکن اللہ کے نبیوں نے اللہ کا دین بچاتے ہوئے اپنی بات اور اپنی ذات کو پیچھے کیا. پھر دوسری بات, اس سورت کو پڑھتے وقت ایک اور چیز جو آج کے دور کے لیے میرے اور آپ کے لیے قابل عمل ہے, وہ کیا ہے کہ آج کے دور میں دو بہت بڑے پروپیگنڈے ہیں, ایک ہے وائفز آف دی پروفٹ اور ایک ہے وارز آف دی پروفٹ. یعنی آج لوگ نبی صلی اللہ علیہ وسلم کی بہت ساری شادیوں کو فتنہ بنائے ہوئے ہیں, اور دوسری طرف لوگوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی جنگوں کو ذکر کیا ہے. اس صورت میں ان دونوں کا ذکر ملے گا اور ہم دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم کی جو شان کم کرنے کی کوشش کی, نبی صلی اللہ علیہ وسلم کی شان کو کم کرنے کی جو کوشش کی لوگوں نے, اللہ نے اس شان کو بڑھا دیا. آپ توجہ رکھیے, کوئی بات نہیں. देखिए यही यही असल में तकवा होता है कि इंसान हालात बदले, वक्त बदले, लेकिन उसकी कमिटमेंट ना बदले। जी आप लोग देखें कोई इधर है तो बात करें। ठीक है, तो वापस आ जाइए अपनी जगह पे कि नबी सल्लल्लाहु अलैहि वसल्लम की जात पे आज जो कीचड़ उछाला जाता है, इस सूरत को पढ़ने के बाद इंशाअल्लाह ताला हम अपने दिल को भी मुतमईन पाते हैं और दूसरों को भी कहने के लिए तैयार हो जाते हैं कि हमारे नबी कोई आम नबी नहीं थे, और जितने भी इल्जाम उन पे लगे वो लोगों ने सिर्फ अपने दिल का गुस्सा दूर किया। आइए अब सूरत को शुरू करते हुए कुछ चीज़ें आयात के साथ देखेंगे। डिटेल तो ऑफकोर्स इस वक्त नहीं हो सकती, लेकिन तर्जुमे के साथ भी काफ़ी बात समझ आती है। दूसरा ये बता दूं कि हमारा एक छोटा सा कोर्स है एक्स्ट्रा, जिसमें हमने सूरत अल-अहज़ाब को अलग से तफसीर में भी किया। तो अगर किसी को ये सब बातें जो आज हम करने लगे हैं इनके सुनते वक्त दिल में कुछ ख्याल आए कि इसकी मजीद डिटेल हो, तो घबराए नहीं, बस ये दिल में लिख लें कि इंशाल्लाह एज सून एज पॉसिबल मैंने इसकी तफसीर को सुनना है। और सिर्फ इसे एक सूरत की तफसीर सुन के अल्हम्दुलिल्लाह हमारा सर फख्र से बुलंद हो जाता है कि हम इतने प्यारे नबी की उम्मती हैं। शुरू करेंगे बिस्मिल्लाहिर्रहमानिर्रहीम। और साथ ये भी देखिएगा कि सूरत का आगाज, किसी भी सूरत का आगाज जो होता है वो पूरी सूरत का एक किस्म का एक पिलर होता है, और बाकी सूरतों से हट के इस सूरत के अंदाज को अल्लाह ताला ने कैसे शुरू किया। आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। يا أيها النبي اتق الله ولا تطع الكافرين والمنافقين إن الله كان عليما حكيما। शुरू करती हूँ अल्लाह के नाम से जो नहायत मेहरबान और रहम फरमाने वाला है। ए नबी अल्लाह से डरो और कुफार और मुनाफिकीन की इताअत ना करो। क्या अल्लाह के नबी अल्लाह से नहीं डरते थे? डरते थे अल्हम्दुलिल्लाह, लेकिन यहाँ वो हालात पेश किए जा रहे हैं कि जिनमें ये सूरत नाजिल हो रही थी कि अल्लाह के नबी को इस बात का अंदेशा था कि अगर मैंने इसके अहकाम पे अमल किया तो लोग मेरे खिलाफ कितनी बातें करेंगे। तो ये एक बशरी तरीके का बशरी खौफ था। अल्लाह तला ने इस खौफ से बेनियाज करके फरमाया, हकीकत में अलीम और हकीम तो अल्लाह ही है, पैरवी करो इस बात की जिसका इशारा तुम्हारे रब की तरफ से तुम्हें किया जा रहा है। अल्लाह तला हर उस बात से बाखबर जो तुम लोग करते हो। अल्लाह पर तवक्कुल करो और अल्लाह ही वकील होने के लिए काफी है। हकीकत क्या है कि मा जाल अल्लाह लिरजुल मिन कल्बैन फी जौफिह। इस आयत को हाईलाइट कीजिएगा और हम सब अपने दिल का जायजा लें। एक शख्स था मक्का में, कहते हैं कि वो कहता था कि मेरे दिल जिस्म में दो दिल है, एक नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में धड़कता है और एक कुफर की मोहब्बत में धड़कता है। ये तो उस बेचारे ने मुंह से बोल दिया, लेकिन आज बहुत सारे लोग अपने अमल से यही साबित करते हैं क्या कि हमारे जिस्म में एक नहीं दो दिल हैं, जिसको कभी कहते हैं दीन भी रखो दुनिया भी रखो, कभी कहते हैं इसको भी राजी रखो उसको भी रखो। तो फरमाया अल्लाह ने किसी शख्स के धड़ किसी सॉरी अल्लाह ने किसी शख्स के धड़ में दो दिल नहीं रखे, ना इसने तुम लोगों को इन सॉरी ना इसने तुम लोगों की इन बीवियों को जिनसे तुम जिहार करते हो तुम्हारी माँ बना दिया, और ना इसने तुम्हारे मुंह बोले बेटों को तुम्हारा हकीकी बेटा बनाया है। ये तो वो बातें हैं जो तुम लोग अपने मुंह से निकाल देते हो, मगर अल्लाह वो बात कहता है जो हकीकत पर मबनी है और वही सही रास्ते की तरफ रहनुमाई भी करता है। मुंह बोले बेटों को इनके बापों की निस्बत से पुकारो, ये अल्लाह के नजदीक ज्यादा इंसाफ वाली बात है। अगर तुम्हें मालूम ना हो कि इनके बाप कौन है तो वो तुम्हारे दीनी भाई और रफीक है। ना दानिस्ता जो बात तुम कहो इसके लिए तुम पर कोई गिरफ्त नहीं, लेकिन उस बात पर अलबत्ता जिसको तुम दिल सॉरी लेकिन इस बात पर जरूर गिरफ्त है जिसको तुम दिल से इरादा करते हो, पहले जो हो चुका उसके बारे में। वकान अल्लाह गफूर रहीमा, और अल्लाह दरगुजर करने वाला और रहीम है। यहाँ पे वो मौजू पूरा होता है जो दो दिलों की बात थी। पहली बात तो आप देखिए कि यहाँ कुरान का लफ्जी हुसन देखिए कि यहाँ रजुल का लफ्ज बोलकर दो दिल बोले गए। अगर आज की जुबान में आप इस आयत पे थोड़ा सा लफ्जी गौर करके देखिए तो यहाँ रजुल की बजाय इंसान आना चाहिए था, लेकिन इसमें एक बड़ा बारीक नुक्ता, और वो क्या कि औरत की जिंदगी में कुछ महीने ऐसे होते हैं कि उसके पेट में दो दिल होते हैं, कब जब वो प्रेग्नेंट होती है, लेकिन रजुल कह के अल्लाह ने मर्द की बात कर दी। यानी मानी तो कुछ और ही है लेकिन लिटरल मानों में भी देखिए तो इसमें हमें कुरान का ये लफ्जी हुसन नजर आता है। दूसरी बात अब देखिए कि इन आयात में हमने मुंह बोले बेटे की बात की, तो समझ लीजिए कि इस्लाम ने जो रिश्ते बनाए हैं उसके लिए इस्लाम बहुत संजीदा है। अल्लाह ताला बिल्कुल पसंद नहीं फरमाते कि हम अपनी मर्जी से इन रिश्तों को हम बदल लें और अपनी मर्जी के साथ हम किसी को बेटा कह दें भाई कह लें। जहां भी कहीं ऐसी कोई चीज आप देखें सुने उसको कंडेम करना है। कोई रिश्ता ना मुंह के साथ कहने से हो जाता है और ना टूटता है, ना इस्लाम में मुंह बोले की कोई बात है और ना इस्लाम के अंदर किसी को आग करने का हुक्म है। कुछ अहकाम है जो अल्लाह ने दिए हैं, बस उसको माने। तो लिहाजा किसी को भाई बना के अब उससे बेतकल्लुफ होना और अकेले में उसके साथ सफर करना और उसके साथ इधर उधर घूमना, और इसी तरह किसी को कहना ये तो चूंकि मेरे बेटे का दोस्त है तो ये मेरा बेटा है, और फिर उसके साथ बिल्कुल अपने बेटे वाली बातें रखना और उसी के साथ जाना उठना बैठना अकेले में रहना, इस्लाम के मिजाज से ये खिलाफ है। क्योंकि बास दफा हम ऐसी चीजों को देखते हैं कि खुद लोगों ने रिश्ते बनाए और बाद में फिर हालात की वजह से उन्हीं जगहों पर निकाह तक हुए, और बास दफा आगे कहीं और खराबियां होती हैं। हमारे लिए तो इतनी बात है कि अल्लाह का हुक्म है, दैट्स इट, अपनी मर्जी से बातें नहीं करनी। दूसरी बात देखिए कि इसमें बीवी को माँ कहने की बात है, ये दोनों वाक्यात का ताल्लुक दो दिलों से है। मुझे इन बातों को पढ़ाते वक्त जो खुशी हो रही है वो ये हो रही है कि शुक्र है अल्लाह का कि हमें अल्लाह ने इतना खूबसूरत दीन दिया कि जो कुल कौलन सदीदन के तहत हम सबको सच्चा और खरा दीन देता है। इस्लाम में कोई हैंकी पैंकी नहीं है, ये भी कर लो तो ठीक, वो भी कर लो तो ठीक। इस्लाम क्या चाहता है कि अपने अमल की बुनियाद मजबूत बुनियादों पर रखो। कभी आपने मैंने किसी ऐसी जगह पे घर नहीं बनाया होगा कि जिसके नीचे जमीन ही हमवार ना हो। तो जिंदगी का एक असूल बनाइए, कामयाब होना चाहते हैं, आगे बढ़ना चाहते हैं तो कुल कौलन सदीदा, सीधी सीधी बातें करें, जो है वो है, जो नहीं है वो नहीं है। जब हमारी जिंदगी में इस्तकामत नहीं होती, हम इधर के से उधर और उधर से उधर लुढ़कते हैं, तो याद रखिए कि फिर उसकी जगह हमारा मामला दुरुस्त नहीं होता। फिर एक और बात समझ आती है इससे, जो जहन में यकीन सवाल उभर रहे होंगे, ले पालक बच्चे के नाम से अडोप्शन के, तो क्या हम किसी को अडोप्ट नहीं कर सकते? तो उसका जवाब इस आयत में आ गया कि जब किसी को आप अडोप्ट करें, कर सकते हैं। ऑफ कोर्स कई ऐसे हालात होते हैं कि जिसमें माँ बाप फौत हो चुके हैं या किसी और को बच्चे की जरूरत है, तो बच्चे का नाम माँ बाप के नाम से नहीं हटेगा। बच्चे को पता होना चाहिए कि मैं किसका बच्चा हूँ। बचपन से अगर उसका जहन तैयार करके बता दिया जाए तो बाद में शौक नहीं लगता। अगर वक्ती तौर पे थोड़ा सा दुख हो भी गया तो क्या हुआ, रियलिटी तो कबूल करनी पड़ती है, क्योंकि जब बाद में बड़े होकर बच्चों को पता चलता है तो वो फिर बहुत ज्यादा बिखर जाते हैं। फिर एक और सूरत है कि कुछ बच्चे आज के दौर में जो हमारे अपने मुल्कों में झूला के नाम पे और इस तरह के इदारे कायम है कि नाजायज बच्चों को अडॉप्ट कर लेते हैं, तो उसका जवाब भी मौजूद है कि अगर तुम उनके बापों को नहीं जानते, फख्वानुकुम फिद्दीन, फिर उनको उनके बाप का नाम नहीं पता। लेकिन बहरहाल बात बहुत क्लियर होनी चाहिए। हदीस में आता है कि जो शख्स जानते बूझते अपने बाप के नाम के अलावा किसी और के नाम को यूज करे, यानी अपने बाप के अलावा किसी दूसरे को अपना बाप कहे, तो अल्लाह ताला ने उसके लिए जन्नत को हराम कर दिया। ये सब चीजें सामने रखते हुए अगर हम इन बातों पर गौर करें तो फिर इन छोटी छोटी बातों की तो कोई गुंजाइश ही नहीं रह जाती जो अमूमन लोग इन मामलात में करते हैं। फिर इसके बाद आप याद रखिए कि जब भी कोई औरत किसी बच्चे को पालती है, चाहे वो उसको बिल्कुल डे वन से अपनी गोद में लेके आती है, अगर दूध नहीं पिलाया, ऑफकोर्स रजात का रिश्ता नहीं है, तो फिर बड़ा होने पर वो बच्चा उसका महरम नहीं होगा। इसी तरह अगर कोई बच्ची पाली जाती है तो वो उस लड़के की नहीं। हाँ, अगर फिर किया क्या जाए, अब लोगों के जहनों में क्वेश्चन है कि अच्छा जब औलाद नहीं होती और दिल चाहता है कि घर में कोई बच्चा हो, तो फिर अपने किसी महरम का लें, अपने भाई का बच्चा ले लें, आप उसकी पुप्पो होने के नाते से महरम है, बहन का ले लेंगे तो आप खाला। इसी तरह से वो रिश्ता ले, यानी अगर आप, मैं समझाना ये चाह रही हूं कि आपने तो ले लिया, अगर बेटा ले रहे हैं तो क्या लेंगे, आप ले उसका जो आपका महरम है, और अगर कोई बेटी लेते हैं आप किसी की तो आप वो लें जो आपके मियां की महरम होगी बड़े होके। तो ये सारी छोटी छोटी चीजें जो अल्लाह ताला ने हमारे सामने रखी, आप यहां से देखिए कि पूरे कुरान में नमाज का तरीका नहीं, नमाज का तरीका नहीं है, रोजे का तरीका, हज नहीं, लेकिन क्या मुआशरती बातें हैं जो इस्लाम बयान करता है। और आज अगर आप देखें तो हम खराबी करते हैं तो इन्हीं रिश्तों में करते हैं। आज हमारे यहाँ महरम और गैर महरम के ताल्लुक में इतनी कमी बेशी है कि अल्लाह की पनाह हम सोच भी नहीं सकते। और यहाँ ये भी चीज हमें समझ आ गई कि नस्ब की हिफाजत इस्लाम में बहुत अहम रखती है, अहमियत रखती है। सूरत नूर में भी ये बात देखी थी कि नस्ब की हिफाजत के लिए तो जिना हराम है, तो ये सारी पाबंदियां जो अगर सुनने में हो सकते हैं कि आपको गिरा गुजर रही हो, लेकिन आप अपने ऊपर लेके सोचें तो आप कभी भी नहीं चाहेंगे कि कोई आपको ये ना बताए कि आप किसकी बेटी हैं और आप कहाँ से आएं। अल्लाह सुब्हानहू व तआला फरमाते हैं, नबी औला बिल मोमिनीन मिन अनफुसिहिम व अज़वाजुहुम महातुहुम, बिलाशुबा नबी तो अहले ईमान के लिए इनकी अपनी जात पर मुकद्दम है और नबी की बीवियां इनकी माएं। फारिया किधर है, इसको चार्जर लगाएं जल्दी से। یعنی آپ دیکھیں کہ ایک اور کوشچن اب اگلی آیتوں میں اٹھ رہا ہے اور وہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم کی بیویوں کے ساتھ امت کا کیا رشتہ ہونا چاہیے. تو سمجھ لیجئے کہ نبی آپ عام امتی سے بہت اعلیٰ درجے کا مقام رکھتے ہیں. ایک عورت جب کسی نبی کی بیوی بن جاتی ہے تو پھر امتیوں میں سے کسی کے ساتھ اس کا نکاح حلال نہیں ہوتا. اس آیت میں یہی فرمایا, بلا شبہ نبی تو اہل ایمان کے لیے اپنی ذات پر مقدم ہے اور نبی کی بیویاں ان کی مائیں ہیں, مگر کتاب اللہ کی روح سے عام مومنین اور مہاجرین کی بہ نسبت رشتے دار ایک دوسرے کے زیادہ ہر برحق ہیں. البتہ فرمایا البتہ ان تفعلوا الی اولیائکم معروفا, ہم اگر البتہ اپنے رفیقوں کے ساتھ تم کوئی بھلائی کرنا چاہو تو کر سکتے ہو, یہ حکم کتاب الہی میں لکھا ہوا ہے. اب آپ دیکھیں جب ہم ازواج مطہرات کا نام سنتے ہیں ایک دم ہمارے دل میں آتا ہے کتنی خوش قسمت تھی, اس میں کوئی شک بھی نہیں ہے. کسی عورت کا نبی کی زوجیت میں آ جانا اور چاہے اس کو وہاں سے کوئی حق نہ ملے, یہ حقیقت میں ایک آنر ہے. لیکن آپ دیکھیے کہ جس کو اللہ تعالیٰ درجے بلند کر دیتا ہے اس کو پھر پابندیاں زیادہ ہیں. نبی کی بیویاں آپ کے جانے کے بعد نکاح نہیں کر سکیں. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ تقریباً 17 یا 18 سال کی عمر میں بیوہ ہوتی ہیں, تقریباً 48 ایئرس تک بعد میں واپس رہیں, دنیا میں رہیں, لیکن ان کا نکاح نہیں ہو سکا. پھر اسی طرح آپ دیکھیں کہ عام عمر جو اپنی بیویوں کو طلاق دے سکتے ہیں, لیکن اس صورت میں ہم پڑھیں گے کہ ایک ایسا موقع آیا کہ اللہ کے نبی کو اجازت نہیں رہی کہ اپنی بیویوں کو طلاق دیں. تو یہاں سے آپ سمجھیے کہ آج اگر اللہ تعالیٰ آپ کو کسی دیندار کی بیوی بنا دے یا آپ کی بیوی دین کا زیادہ اچھا کام کر رہی ہے آپ سے, تو پھر دونوں طرف معاملے کو بیلنس رکھنے کی ضرورت ہوتی ہے. پھر اس کے بعد فرمایا اور اے نبی یاد رکھو اس عہد و پیمان کو جو ہم نے سب پیغمبروں سے لیا ہے, تم سے بھی اور نوح اور ابراہیم اور موسیٰ اور عیسیٰ سے بھی, سب سے ہم پختہ عہد لے چکے, تاکہ سچے لوگوں سے انکار اب ان کی سچائی کے بارے میں سوال کرے اور کافروں سے. یہاں سے آپ نوٹ کیجئے ذرا کتنا اہم موضوع چل رہا ہے نا, کہ عہد نبیوں سے بھی لیے گئے اور کافروں سے کیا کہ کافروں کے لیے تو دردناک عذاب مہیا کر رکھا ہے. مجھے ان باتوں کو پڑھاتے وقت صرف ایک چیز سمجھ آ رہی ہے, سسٹم اسلام کا مزاج نظام قائم کرنے والا ہے. اسلام کبھی بھی کچی پکی بنیادوں پہ عمارتیں کھڑی نہیں کرتا. آج ہم مسلمانوں میں اس چیز کی اتنی کمی ہو گئی کہ ہم اس چیز کے اوپر بالکل بھی نظر رکھنے والے نہیں رہتے. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ نبی کو جو بات کہی گئی وہ تو مطلب دوسروں سے بہت بڑھ کے آپ کے اس کے اوپر عمل کرنے والے تھے. پھر اس کے بعد لوگوں کو ایک واقعے کی طرف اشارہ کیا گیا. سورت کا نام چونکہ سورت الاحزاب ہے, تفصیل کی ضرورت نہیں ہے, لیکن یاد رکھیے کہ نبی صلی اللہ علیہ وسلم کو مکہ سے مدینہ آئے ہوئے تقریباً 5 سال ہو رہے تھے. غزوہ بدر بھی ہو چکی, احد بھی ہو چکی, غزوہ بنو نذیر ہو چکی. کفار نے دیکھا کہ دن بدن مسلمانوں کا زور بڑھتا ہی جا رہا ہے, تعداد میں مٹھی بھر ہیں لیکن کسی سے سنبھلتے ہی نہیں ہیں. ایسی چال چلی کہ سارے مختلف قبائل, یعنی ایسی چال چلی یہود نے کہ عرب کے سارے قبائل کو جا کر اکٹھا کیا, ایک ایک گھر جا کے ایک ایک قبیلے والے کو جا کے خلاف کیا کہ دیکھو یہ مسلمان ہر وقت ہم سے اٹکتے رہتے ہیں, تو آؤ ذرا مل کے ان کو حملہ کرتے ہیں. ان پہ ایک کو تیار کیا دوسرے کو. جب بہت سارے لوگ تیار ہو گئے اسلام کی کا نام مٹانے کے لیے, تو خفیہ طور پہ انہوں نے مدینہ کے اوپر حملے کی کوشش کی. اللہ کے نبی صلی اللہ علیہ وسلم بہت زیرک انسان تھے, اور دیندار ہونے کا مطلب بیوقوف ہونا نہیں ہوتا کہ اس کو خبر ہی نہ کیا ہو رہی ہے. آپ کو ان کی ساری سرگرمیوں کی مخبری مل رہی تھی. آپ نے صحابہ سے مشورہ مانگا, نہ تو اتنے ہتھیار تھے اور نہ اتنی نفری تھی, کیا کیا جائے. یہ چیزیں وہ ہیں جو ہم مسلمانوں کو عمل میں لائیں تو نبی کی یہ سنتیں جو آج متروک ہیں, الحمدللہ ایک سیریز کر چکی ہے متروک سنتوں کی, تو اس میں اللہ کے نبی کسی قسم کی باتوں کو شیئر کیا جو آج بھی کرنے لگی ہوں, کہ آپ دیکھیں تھوڑے ریسورسز کو کیسے زیادہ کرو, مشکل حالات میں دین کا کام کیسے کرو. جب ایڈورس حالات آ جائیں تو پینک ہونے کی بجائے, گھبرانے کی بجائے, اپسٹ ہونے کی بجائے کتنا سکون اور تحمل اپنے اندر لے کر آؤ. ہمارے نبی اس کی بہترین مثال تھے. حضرت سلمان فارسی نے مشورہ دیا کہ میں نے اپنے ملک میں دیکھا ہے کہ جب ایسے کبھی حالات ہوتے ہیں کہ دشمن سے معاملہ کرنے کے لیے ریسورسز نہیں ہوتے, تو عقل مندی کیا ہے کہ دشمن کو دور کرو اپنے سے, کیونکہ لڑیں گے تب جب چیزیں پاس ہوں گی. تو کہا کہ ایک خندق کھود دیں, اور اس خندق کا نتیجہ کیا ہوگا کہ دشمن مدینہ میں آ نہیں سکیں گے, باہر کھڑے سر پھوڑ کے چلے جائیں گے. آج کی زبان میں آپ کہہ لیجئے کہ سرحدوں پہ ان کو روک لیجئے, اس سے آگے آنے نہ دیں. بیسٹ پالیسی ہے, بیسٹ اینڈ بیسٹ پالیسی ہے. جب کوئی ملک اپنی سرحدوں کی حفاظت کر لیتا ہے, اور میں پھر یہ بات کہوں گی کہ آج کے دور میں صرف فزیکل سرحدوں کی بات نہیں ہے, آج کے دشمن کے حملے صرف باؤنڈریز پہ نہیں ہیں, سرحدوں پہ نہیں ہیں, آج دماغوں کی حدوں پہ بھی مسلمانوں کے حملے ہو رہے ہیں. آج مسلمانوں کے بچوں کے دماغوں کو روکا جا رہا ہے, انٹلیکچوئل وار ہے, نظریاتی وار ہے. تو لہٰذا اگر جس قوم نے اپنے بچوں کے اپنے یوتھ کے برین کو کنٹرول کر لیا اور ان کو اسلام سے اتنا زیادہ جوڑ دیا, تو انشاءاللہ آپ دیکھیں ساری دنیا اللہ کے نبی پہ کیچڑ اچھالتی پھرے, لوگ کبھی بھی اس سے نہیں پلٹیں گے. بہرحال اللہ کے نبی صلی اللہ علیہ وسلم نے خندق کھودی, خود کھودی, آپ کے ساتھ لوگ تھے, اتنا بڑا ٹارگٹ تھا. آپ سوچئے اتنا چھوڑ دیجئے, سب چھوڑ دیں, آپ صرف اتنا سوچیں کہ آپ کو مجھے کوئی یہ کہہ دے, میں ساری بات کو ختم کر کے کہتی ہوں, ایلنگ روڈ کے اس کونے سے لے کر یعنی جہاں سے ایلبرٹن اسٹیشن شروع ہوتا ہے اور ہائی روڈ, اس کے چاروں طرف ایک گول دائرہ کھینچنا اور اتنا گہرا کھودنا ہے کہ کوئی اس ایلنگ روڈ کے اوپر آ نہ سکے. کتنا آپ کو لگتا ہے یہ گول ہے؟ یعنی میرا نہیں خیال کہ ایک میل بھی لمبی یہ روڈ ہوگی. اب آپ اس کو امیجن کریں کہ مدینہ کی بستی, چلے اتنا بڑا نہیں تھا, چلے اس کو اور بھی خوبصورت طرح سمجھ لیجئے کہ آج جس حد تک مسجد نبی پھیلی ہوئی ہے اتنا ہی مدینہ ہوگا نا اس دور میں. اس چاروں کے گرد اتنی گہری اور اتنی چوڑی کھائی کھودنی ہے کہ دشمن نہ آ سکے. ہم نے تو صاف کہنے دیا تھا کوائٹ امپاسبل, ہو ہی نہیں سکتا جی, چھٹی کریں بھاگیں. ہم کتنی جلدی گیو اپ کرتے ہیں. یاد رکھیے لیڈر جو ہوتے ہیں نا وہ اعصاب کی جنگ جیتے ہیں. ان جس کو آپ کہہ سکتے ہیں کہ ناممکن کو ممکن میں بدلنے والے کو لیڈر کہتے ہیں, امپاسبل کو آئی ایم پاسبل میں بدلیں گے تو لیڈرشپ کے درجے پہ قائم رہیں گے, ورنہ ساری زندگی لوگ آپ کو دباتے ہی رہیں گے. جب آپ اپنی بات حق پہ ہو, آپ کو پتا یہ کام ٹھیک ہے, اس سے کسی کا کوئی نقصان نہیں, اس میں کسی کا کوئی حرج نہیں اور یہ ہمارا حق ہے, تو پھر آپ سٹینڈ لیتے ہیں. آج ہم مسلمان سٹینڈ نہیں لیتے, اسی لیے ہم کسی کو اپنے اوپر سٹینڈ بھی نہیں کر سکتے. اللہ کے نبی نے نہ صرف یہ کہ اتنا ناممکن قسم کا چیلنج قبول کیا بلکہ بذات خود حصہ لیا. کبھی پڑھ کے دیکھیں, یقین کریں چھن چھن لڑیوں کی طرح آنسو نکلتے ہیں اس منظر کو پڑھتے ہوئے. پیٹ پہ ایک نہیں دو پتھر بندھے ہیں, گرمی ہے, کیچڑ میں آپ کا جسم مبارک لت پت ہے, پیٹ کے اوپر مٹی لگی ہوئی ہے, پسینہ بہ رہا ہے, اور آپ اس وقت کتنے خوبصورت موڈ میں شعر پڑھتے دیکھ رہے ہیں. اللہم لا عیش الا عیش الاخرہ, اللہ کوئی عیش ہی نہیں ہے, عیش تو آخرت کی عیش ہے. اللہم اغفر للمہاجرین والانصار. ہمت بنا رہے, شاباش, چلو میرے بچوں, چلو جلدی کرو اور کھودو. ایسے وہ کھدالے مار رہے تھے جیسے کوئی, میرا خیال ہے کہ آج اپنی دنیا میں کوئی بھی پسند کا کام کرے. اور مسلمانوں کی اس اسٹریٹجی کو آپ ذرا آپ اس صورت میں سنیے, یہاں آیت نمبر 9 سے لے کے اگلی تک کافی زیادہ آیتوں میں غزوہ خندق ہے. بس ایک چھوٹا سا کام ضرور کیجیے گا, خود کو پوچھ لیں اگر میں اس موقع پہ ہوتی تو میرا کیا حال ہوتا. غزوہ تبوک کی طرح اس صورت میں بھی, اس غزوے کے اندر بھی جہاں سچے مومنوں کی باتیں آ رہی ہیں وہاں منافقوں کی بھی آ رہی ہے. تو مجھے اور آپ کو خود کو ڈھونڈنا اس صورت کی روشنی میں, ہو سکتا ہے کہ اس کے بعد اب ہمیں موقع نہ ملے. اس قرآن میں یقین کرے غزوہ احزاب آج وہ صورت ہے کہ جس کو ہم سمجھ گئے تو میں کہہ سکتی ہوں کہ اس کے بعد پھر ہمیں اگلے قرآن پورے کے اوپر عمل کرنا بالکل بھی مشکل نہیں لگے گا. کیا فرمایا, یا ایھا الذین آمنوا اذکروا نعمت اللہ علیکم اذ جاءتکم جنود فارسلنا علیہم. اے لوگو جو ایمان لائے ہو, لکھیے اپنا نام, ایمان کا دعویٰ تو ہے اللہ, اس کو سچ بھی کر دے. یاد کرو اللہ کے احسان کو جو ابھی ابھی اس نے تم پر کیا ہے. یعنی یہ سورت بالکل غزوہ خندق کے بعد نازل ہوئی تھی, اسی سورت کو غزوہ خندق بھی کہتے ہیں اور اسی کو غزوہ احزاب بھی کہتے ہیں. خندق کھود کے حفاظت کی گئی تھی اور احزاب اس لیے کہ مختلف گروہوں نے آ کر حملہ کیا تھا. جب لشکر تم پر چڑھ آئے تو ہم نے ان پر ایک سخت آندھی بھیج دی اور ایسی فوجیں روانہ کی جو تم کو نظر نہ آتی تھی. اللہ وہ سب کچھ دیکھ رہا تھا جو تم لوگ اس وقت کر رہے تھے. یہ کون سی فوجیں تھیں؟ آندھی کی فوجیں تھیں. جیسے پچھلی جنگوں میں ہم نے پڑھا فرشتے اتارے گئے, ادھر بھی اترے ہوں گے, لیکن اللہ نے اس طرح صحراؤں میں ریت کے طوفان اٹھا دیے کہ کفار کی آنکھیں چندے آ گئیں. فرمایا جو تم لوگ اس وقت کر رہے تھے اللہ اس کو دیکھ رہا تھا جب وہ اوپر سے چڑھ دوڑے تھے اور نیچے سے بھی جب خوف کے مارے آنکھیں بتھرا گئیں, کلیجے منہ کو آ گئے اور تم لوگ اللہ کے بارے میں طرح طرح کے گمان کرنے لگے. اس کو ہائی لائٹ کریں. یہ ہوتا ہے ایک مومن کے خود کو پرکھنے کا وقت. یاد رکھیے جب حالات ٹھیک رہتے ہیں تو سب ٹھیک رہتا ہے. ہم اپنے ساتھیوں کے بارے میں بھی بہت خوش ہوتے ہیں, ہم اپنے لیڈرز کے بارے میں بھی بہت زیادہ پر امید ہوتے ہیں, اور ہم اپنے دوسرے مسلمان بھائیوں کے بارے میں بھی بہت خوش آئند ہوتے ہیں. جہاں حالات بگڑے, حالات تو اتنے بھی بگڑنے بہت ہے کہ گاڑی میں بیٹھے گھنٹے سے ڈرائیو کر رہا تھا ایک بندہ آپ کے لیے اور آپ انجوائے کر رہے تھے, ایک بار آپ نے اس کو نہیں کہا کہ آپ بہت اچھی گاڑی چلا رہے ہیں, اور جہاں ایک ذرا سا جھٹکا لگا سب مشورے دینے شروع ہوتے ہیں, دیکھ لینا تھا, آہستہ کر لو, ادھر سے چلو, ادھر سے چلو. تو یاد رکھیے جب جھٹکے پڑتے ہیں نا دین کے کاموں میں, اس وقت لوگوں کا اصل کھلتا ہے. لوگ اوروں کو تو کیا کرتے، اللہ کے بارے میں گمان کریں، نعوذ باللہ. آج نہیں ہوتا کبھی نعوذ باللہ ثم نعوذ باللہ. آپ نے سنے ہوں گے وہ جملے جو زلزلوں کے بعد اور مسلمانوں پہ گولیاں برسنے کے بعد مسلمانوں کی زبان سے نکلتے ہیں، کدھر ہے تمہارا اللہ، کیوں نہیں مدد کرتا وہاں کے لوگوں کی، کدھر ہے، کیا نہیں. تو یاد رکھیے، جو مصیبت اور آزمائش ہوتی ہے نا، یہ انسان کا امتحان ہوتا ہے. ایسے موقع پہ دو کام ہوتے ہیں، انسان کی خامیاں کھلتی ہیں نا تو خوبیاں بھی کھلاتی ہیں. یہی وقت ہے جس وقت لیڈر پیدا ہوتے ہیں اللہ کی توفیق سے، تو اللہ سبحانہ تعالیٰ لوگوں کے ایمان کو پرکھنے کے لیے ایسے حالات پیدا کر دیتا ہے کہ جن میں ان کی اصلیت کھل جاتی ہے. ہم سب جیسے بھی کپڑے پہن کے آئے ہوئے نا، ہو سکتا ہے ہمارے جسم پہ کئی نقص ہوں لیکن ان کپڑوں میں نہیں دکھ رہے. اسی طرح یاد رکھیے، عام حالات میں ہم اپنے ماحول اپنے حالات کے اندر چھپے ہوتے ہیں، اندر نفاق ہے. لوگ کہہ رہے ہیں مومن ہے، مثال ہے، آپ روز مجھے یہاں پڑھاتے ہوئے دیکھ رہے ہیں، میں نے اپنے پڑھانے کے اندر اپنے اصل کو چھپایا ہوا ہے. اللہ نہ کرے ایسا ہو کہ میرے اندر کچھ اور باہر کچھ اور ہو، تو جب کوئی مشکل آئے گی میرے اوپر دین پہ، اس دن آپ کو میری اصل پتہ لگ جائے گی کہ یہ کتنی جلدی جان بچا کے بھاگتی ہیں اور ان کو اس وقت دین سے زیادہ اپنی جان پیاری ہے. تو یاد رکھیے، اس پورے واقعے میں ہم سیکھ رہے ہیں کہ دین کی خدمت کے موقع پر بہانے بنا کر نکلنے کی کوشش کرنا یہ نفاق کی علامت ہے. مشکل کے وقت میں اللہ سبحانہ تعالیٰ کے بارے میں بدگمان ہونا یہ نفاق کی علامت ہے. اور سب سے بڑھ کے اگلی آیتوں میں ہم سنیں گے کہ کیسے اللہ سبحانہ تعالیٰ اور رسول سے کیے ہوئے وعدوں کا پاس پھر لوگ نہیں رکھتے. یہ سب مفاد پرستی کے پر مبنی رویے ہوتے ہیں. اللہ سبحانہ تعالیٰ ایسے ہی لوگوں کو کچھ مشورے دیتے ہیں، اور وہ کیا، یعنی پہلے ان کی حالت کھلتی ہے، پھر اس کے بعد ان کو کچھ باتوں کا کہا جائے گا. اب سنیے آیت 12 سے، وَإِذْ يَقُولُ الْمُنَافِقُونَ، نہیں اس سے بھی پیچھے، هُنَالِكَ ابْتُلِيَ الْمُؤْمِنُونَ وَزُلْزِلُوا زِلْزَالًا شَدِيدًا. اس وقت ہم سب اپنے ایئر فون بند کر لیں، چیک کر لیتے ہیں کسی کا اور کا تو نہیں کھلا ہوا. جی، اس وقت ایمان لانے والے خوب آزمائے گئے اور بری طرح ہلا مارے گئے. یاد کرو وہ وقت جب منافقین اور سب وہ سب لوگ یاد کرو وہ وقت جب منافقین اور وہ سب لوگ جن کے دلوں میں روگ تھا، نوٹ کریں، منافق کچھ اور ہوتا ہے، دل کا روگی کچھ اور ہوتا ہے، اس میں دونوں کا ذکر ہے، صاف صاف کہہ رہے تھے. آپ نے اب ان جملوں کو سنتے وقت محاسبہ کرنا، جب کبھی دین پہ یا دنیا پہ میرے اوپر کوئی چوٹ پڑتی ہے تو کیا میرے تو ایسے جملے نہیں ہوتے. کیا کہہ رہے تھے؟ اللہ اور اس کے رسول نے جو وعدے ہم سے کیے تھے وہ فریب کے سوا کچھ نہ تھے. نعوذ باللہ، اللہ ہمیں ایسے برے وقت کے آنے سے پہلے موت دے دے. کبھی اللہ تعالیٰ ہماری زبان سے اس طرح کی نہ شکری نہ کہلوائے. جب ان میں سے ایک گروہ نے کہا، اے یثرب کے لوگوں، تمہارے لیے اب ٹھہرنے کا کوئی موقع نہیں، پلٹ چلو. یعنی وہاں مشورے دے رہے تھے، چھوڑو چھوڑو جنگ نہ کرو، واپس چلو. یہ تو اللہ کے نبی ایسے ہی لڑاتے رہتے ہیں، یہ تو بس ہمیں ایسی جنگوں میں پڑ کے ہمارے لیے مشکلات کھڑی کرتے ہیں. ایک اور گروہ تھا، وَيَسْتَأْذِنُ فَرِيقٌ مِّنْهُمْ النَّبِيَّ يَقُولُونَ إِنَّ بُيُوتَنَا عَوْرَةٌ. جب ان کا ایک فریق یہ کہہ کر نبی سے رخصت طلب کر رہا تھا کہ ہمارے گھر خطرے میں ہیں، حالانکہ وہ خطرے میں نہ تھے، دراصل وہ محض جنگ سے بھاگنا چاہتے ہیں. یہی جملے آئے تھے نا، اس سے یہی مضمون سورت توبہ میں گزر چکا ہے نا. جب دین کی کوئی ضرورت پڑتی ہے تو منافق کو اپنے گھر کی فکر پڑ جاتی ہے، حالانکہ اس کا گھر کب بچے گا؟ جب دین بچے گا. دیکھیے، اگر اس وقت دشمن مدینہ میں آ جاتے، چڑھ دوڑتے، تو کیا ان لوگوں کے گھر بچنے تھے؟ اینٹ سے اینٹ نہ بچا دیتے کفار؟ اللہ کا نبی ان کو ایک مشکل میں ڈال کر ان کے اپنے ہی تو ٹوٹے ہوئے گھروں کو بچا رہا تھا. کبھی لوگوں کو یہ بات سمجھ آ جائے تو وہ کبھی دین کے کام کے بارے میں کوئی بدگمانی نہ رکھیں. یاد رکھیے کہ دیندار جو ہوتا ہے نا، اس کو آنے والے وقت کی پہلے سے خبر ہو جاتی ہے. جسے کہتے ہیں کہ کبھی طوفان آنا ہوتا ہے نا، تو پرندے جو ہوتے ہیں نا، اس سے پہلے درختوں کو چھوڑ دیتے ہیں، کیونکہ نیچے سے درختوں کی لہروں کو پتہ چل رہا ہوتا ہے. زلزلہ جب آنا ہوتا ہے تو پرندے درختوں سے اڑ جاتے ہیں، کیونکہ نیچے تاش آتا ہے تو پہلے سے ان کو خبر ہوتی ہے. اسی طرح سمجھدار لوگوں کو سمندر میں اٹھنے والے طوفان کا وقت سے پہلے پتہ چل جاتا ہے. تو جو لیڈرز ہوتے ہیں نا، ان کو پتہ ہوتا ہے کہ انسانیت کو اگر ان کے حالات پہ چھوڑ دیا تو اگلے چند سالوں میں ان کے گھروں کا کیا حال ہونے والا ہے. تو لوگوں نے اس وقت اللہ کے دین کو پیچھے کر کے اپنے گھروں کی فکر کی، اور اصل میں اللہ تعالیٰ کہتے ہیں یہ صرف وہاں سے بھاگنے کا بہانہ تھا. اللہ کے نبی کو نہ سمجھ نہیں تھے. آپ کو پتا ہے کہ آپ نے کیسی اسٹریٹجی رکھی؟ جب مرد تو سارے سرحدوں پہ آگے، ظاہر ہے کہ خندق کھود دی، پھر اس پہ تھوڑی تھوڑی دور ڈے کے کھڑا کر دیا. اب یہ بھی نہیں کہ خندق کھود کے جا کے گھر سو جاتے. خندق کا مقصد یہ تھا کہ دشمن کوشش نہ کرے، اور جو آنے کی کوشش کرے اس کو تیر ماریں گے. और उनके घरों में अल्लाह के नबी ने दो तीन सहाबा बड़े बड़े और कुछ औरतों को, जिसमें हजरत सफिया के भी नाम आते हैं, कि उनको खड़ा किया कि देखो तुमने अब इधर औरतों और बच्चों की हिफाजत करनी है। आप आगे गज़वे बनू कुरैज़ा में भी उसके बारे में सुनेंगे कि अंदर से गद्दारी की कोशिश जब की गई तो एक औरत ने काफिर के सर के ऊपर एक लकड़ी का ये जो फाला होता है ना, ये मार के उसको मार दिया था। मर्द को भेजा, जाओ, शेख हजरत सुफान थे वो जो शायर हैं, उनका नाम मेरे जहन से निकल गया, यानी मर्द को कहा जाओ तुम इनसे मुकाबला करो। कहना मैं नहीं करता। कहा अच्छा तुम नहीं करती, भी करते पीछे हो जाओ। खुद गई, लकड़ी का एक थावड़ा लिया और जिस बंदे ने औरतों की तरफ आने की कोशिश की उसके सर पे लकड़ी मारी। वो हमारे जैसी फ्रेजल वुमेन नहीं थी, दिल्ली डेली नहीं थी, बारबीस नहीं थी वो औरतें, वो स्ट्रांग थी, उनकी जिंदगियों में एक मकसद था। और याद रखे, इंसान अपने जुस्से से मोटा या पतला नहीं होता, ईमान से मोटा होता है, ईमान से पतला होता है। दुबले पतले धागे में पतली जानों की तरह के लोग भी दीन के लिए भागते दौड़ते देखे गए, और हर वक्त जिस्म की खिदमत करने वाले भी हर वक्त अपने आप को पूछते हुए भी देखे गए। तो अल्लाह ताला कहते हैं, अगर शहर के तरफ से दुश्मन घुस आए होते और इस वक्त इन्हें फितने की दावत दी जाती तो ये इसमें जा पड़ते, और मुश्किल से ही इन्हें शरीके फितना, मुश्किल ही से इनको शरीक फितना होने में कोई तामुल होता। यानी आज जंग में रुकने से तो रुक रहे हैं, जंग की वजह से तो निकल नहीं रहे, घर खाली है, और किसी कंसर्ट की दावत होती, पार्टी की दावत होती, आधी रात को मेहंदी में जाना होता तो अल्लाह कहते खुशी से जाते। देख लीजिए ये अल्लाह के कमेंट है कि जब दुनिया की जरूरतें होती हैं तो फिर जरा इनकी इनकी आंखों की चमक तो देखा करो, और जब दीन की हो तो फिर इनका चेहरे का मलाल और दुख और तकलीफ तो देखो। कहीं इन लोगों ने इससे पहले अल्लाह से वादा किया था कि ये पीठ ना फेरेंगे, और अल्लाह से किए हुए अहद की बात परस्त तो होनी ही थी। कहाँ वादे किए थे इन्होंने अल्लाह से? गज़वे उहद की नाकामी के बाद क्या तकलीफें आई थी कि अल्लाह इतनी मुश्किल पड़ी, अब कोई बात आई तो करके दिखाएं। लेकिन याद रखिए, कहना और होता है, करना और बात है। जुबान से कहें, आप किसी को कहें कि शावर में गर्म उबलता हुआ पानी आ रहा है, इसको भी सुन के आपको तकलीफ होगी, लेकिन बताते खुद आप टूटी खोले और ऊपर से उबलता हुआ पानी सर पे पड़े, चीखें निकल जाती हैं। वो लोग जो ऐसे हालात में जमते हैं, ऐसे लोगों को फिर अल्लाह सुबहान तआला बहुत अप्रिशिएट करते हैं। कहे नबी से कहो, अगर तुम मौत या कत्ल से भागो तो ये भागना तुम्हारे लिए कुछ भी नफे बख्श नहीं होगा। दीन से भागने वाले भी पुरसकून नहीं है। दीन के नाम पे घरों में अगर लड़ाइयां नहीं रुकी तो दुनिया के काम करने वालों के घरों में भी बहुत सारे झगड़े हैं। असल मसला दीन और दुनिया का नहीं है, सिर्फ इनकी सोच फर्क है। इसके बाद जिंदगी के मजे लूटने का थोड़ा ही मौका तुमको मिल सकेगा। चलो ना जाओ जंग में, घर रहो, कितने दिन जियोगे? तुम्हें डर है खंदक में खोद मारे जाएंगे, गज़वे खंदक में मारे जाएंगे? जाओ घर में बीवी के साथ बैठ के एंजॉय करो, कितने दिन आओगे? क्या मलकुल मौत को खंदक पार करने की कोई जरूरत पड़ेगी? वो तो घर आएगा और तुम्हें मार देगा। तो लिहाजा फिक्र करो उसकी जो जिंदगी के बाद आने वाला है। जीने वालों को जाने की तैयारी करनी चाहिए। अफसोस है कि आज उम्मत मुस्लिमा भी हर वक्त जीने की फिक्रें करती है और जाने की फिक्रें बहुत थोड़ी हैं। इनसे कहो, कौन है जो तुम्हें अल्लाह से बचा सकता हो अगर वो तुम्हें नुकसान पहुंचाना चाहे? खुद से पूछिए। कभी आप दुनिया के फायदे की नजर से दीन का काम छोड़ें और उस दिन रात को बिस्तर पर सोते हुए पूछें, फिर आज घर में झगड़ा क्यों हुआ? फिर आज घर में परेशानी क्यों हुई? आज मेरा ये मामला क्यों बिगड़ा? आज तो दीन नहीं था। और कौन उसकी रहमत को रोक सकता है अगर वो तुम पर मेहरबानी करना चाहे? वल्लाही अल्लाह की जात बंदे पर रहम करना चाहे, इंसान की अकल गुंग रह जाती है। जिसको आप कहते हैं कि जुबान में उंगलियां मुंह में दबी की दबी रह जाती है जब अल्लाह कुछ करना चाहता है। और आप एक दफा अल्लाह के रास्ते में निकल के देखें, सुबह नहीं, शाम नहीं, रात दिन 24 घंटे आपको इस किस्म के मौजदे दिखेंगे कि आप हैरान रह जाएंगे। वल्लाही आप नमाज पढ़ें, आप नमाज मुख्तसिर ना करें अपनी, फिर कहें कि अल्लाह मेरे घर के काम करवा। देखिए वही वक्त जो आपने 1 घंटे में काम करना था अल्लाह ताला आपसे 20 मिनट में करा देगा। आज आजमा के देखें, आप रोज इफ्तारी 2 घंटे में बनाती होंगी ना, आज कहें कि नहीं मैंने 2 घंटे नहीं लगाने, मैंने इस कुरान पढ़ना है, आखिरी अशरा मैंने इस्तग़फार करनी है, मैंने जिक्र करना है, मैंने बैठ के तिलावत करनी है। आप 1 घंटा पहले किचन में जाएं और अल्लाह से कहें, अल्लाह तेरे हुक्म के लिए मैंने ये किया है। मैं आपको यहां बैठ के अल्लाह के घर में यकीन से कह सकती हूँ, आप उससे 1 दिन में इससे भी अच्छी इफ्तारी करेंगे। ये अल्लाह का वादा, यकीन करें। ये सिर्फ बातें आपको क्यों बताई जाती हैं कि इसको आप अमली मैदान के, आज रात मस्जिद में वितर था, आमतौर पे 2 बजे खत्म होना होता है, कल 2:15 खत्म हुआ और मुझे लगा बहुत कम वक्त है, क्योंकि मैंने अपने हस्बैंड के लिए, वो इत्तेकाफ में इसी मस्जिद में बैठे हैं अल्हम्दुलिल्लाह, तो मैं वो घर का ही खाते हैं, सीधी सी बात है, फ्रेश ही खाते हैं। और मैंने यहाँ से घर है तकरीबन 5-6 मिनट की वॉक तो है ही अल्हम्दुलिल्लाह। किस्सा मुख्तसर के रात को मेरा दिल धक धक कर रहा था कि क्या अगर वो खाएंगे नहीं तो मेरा सारा दिन अच्छा नहीं गुजरेगा। असवा गवाह है आरफा इस बात की, ये भी वितर में यहाँ मौजूद थी, कल इमाम साहब ने 2:30 बजे तक सिर्फ तरावी पूरी की। अब मेरे पास दो चॉइसेस थी, मेरा मैंने सोचा था कि मैक्सिमम मैं 2:15 घंटे इधर से निकलूंगी, 2:30 तक पहुंचूंगी, कुछ कर करा के वापस 2:45 तक आ जाऊं ताकि मेरे हस्बैंड आराम से खा सके। अल्लाह की कसम खा के कह रही हूं कि 2:15 बजे तक भी तरावी नहीं खत्म, 2:30 बजे तरावी खत्म हुई। अब क्या करूं, वितर छोड़ दूं, जाऊं घर? नहीं, वितर में तो इतनी प्यारी दुआ उन्होंने कराई थी, इतनी अच्छी है, देखती हूँ अल्लाह क्या होता है। पूरे 2:45 बजे इमाम साहब ने सलाम फेरी, मैंने आओ देखा ना ताओ देखा, खड़ी भी बिल्कुल डोर के पास थी कि मैंने भागना है। फौरन मैं गई, मैंने कहा अल्लाह आज मैंने तुझे देखना है। कैन यू बिलीव, जाना आना उनके लिए खाना पकाना, और मैं सिर्फ विद इन 20 मिनट वापस मस्जिद में थी। मैंने इनको रास्ते से फोन किया कि मैं घर से आ रही हूँ, आप मस्जिद के डोर पे आ जाएं। मैंने इनको खाना दिया, अल्हम्दुलिल्लाह मैंने हिसाब लगाया कि इनकी स्पीड के मुताबिक कभी कम से कम 15 मिनट जी और चौदह आगे, आधा घंटा है ये खा लेंगे। अब क्या करूं, मस्जिद में रुकूं बैठी? देखा दिल में आया कि क्यों इधर बैठूं, चले घर में भी कई चीजें सोची थी। वापिस मैं गई घर, यानी आप सोच सकते हैं कि 58 पे मैं दोबारा घर में थी। मैंने रोटी गर्म की, मैंने बिल्कुल नहीं सोचा, जब मैंने अपने हस्बैंड का बना लिया मैंने कहा अल्हम्दुलिल्लाह, मुझे जरूरत भी नहीं, मैंने खाया अल्हम्दुलिल्लाह, किसी चीज की तलब नहीं। लेकिन अल्लाह ने कहा तुम क्यों भूखी रहो, तुम्हें क्या जरूरत है? मैंने खुद भी खाया, मैंने सब कुछ जो मुझे था थोड़ा पड़ा रखा कर कर करा कर मेरे को आज घड़ी रुकी हुई है। कसम खा रही हूं कि मैं बार बार देख रही थी कि आज घड़ी रुकी हुई है, और 2 मिनट पहले तक मैं फारिग थी अजान होने से। आम दिनों में ऐसा नहीं होता, ये भी बता दूं, मैं बहुत सुस्त हूं, बहुत आराम से काम करती हूँ, लेकिन मुझे ऐसे लगा कि ये काम मैं नहीं कर रही, ये फरिश्ते कर रहे हैं। और मैं इतनी हैरान कि सिर्फ इस आधे घंटे में अल्लाह ने इतनी बरकत दी, 20 से 5 मिनट ऊपर 25 मिनट में इस मस्जिद से घर जाना, खाना बनाना, बिल्कुल फ्रेश बनाती उनके लिए, बनाया, फिर वापस आई, फिर मस्जिद में उनको दिया, फिर अंदर आई, चंद सेकंड सोचा, फिर वापस गई, फिर खुद खाना गर्म किया, फिर खाया, और ये सब कुछ वक्त से पहले हो गया। ये सिर्फ और सिर्फ अल्लाह के नाम की बुलंदी है, क्योंकि मैंने वितर नहीं छोड़ा, मैंने तरावियां नहीं छोड़ी। मैंने सोचा कि ये क्या बड़ी बात है, और मुझे ये भी पता है कि उनके नसीब में तो वो खाएंगे, मैं बना भी लूंगी तो भी खाएंगे तो खाएंगे। जब मैं वापस मस्जिद से जा रही थी मैंने इनको फोन किया, मैंने खाना शुरू किया, कहते हाँ किया। मैंने कहा हर लुक में पे अल्हम्दुलिल्लाह पढ़े कि अल्लाह ने आपको दिया, क्योंकि आप देखिए कि ये अल्लाह के साथ लाड होते हैं हमारे, लेकिन ये लाड ऐसे नहीं होते, अल्लाह को कुछ करके दिखाएं फिर देखें अल्लाह आपके साथ क्या करता है। तो अल्लाह ताला फरमाते हैं अल्लाह तुम में से इन लोगों को खूब जानता है जो जंग के काम में रुकावटें डालने वाले हैं। ये शैतान जो है ना, ये इंसानों के दिलों में डालता है कि कहीं दीन का काम पनप ना जाए, ये मुसलमानों के दिल आपस में जुड़ ना जाए, ये मुसलमानों के रिसोर्सेज अच्छी तरह यूज ना हो। ये इस तरह की बातें करने वाले लोग जो अपने भाइयों से कहते हैं कि आओ हमारी तरफ, जो लड़ाई में हिस्सा लेते भी हैं तो बस नाम गिनाने को, यानी सिर्फ प्रेजेंस के लिए आते हैं, क्योंकि ना प्रेजेंट हुए तो फिर पता लग जाएगा। अशिक्कतन अलैकुम, तुम्हारा साथ देने में सख्त बखील हैं, खतरे का वक्त आ जाए तो फिर इस तरह दीदे फिरा फिरा कर तुम्हारी तरफ देखते हैं जैसे किसी मरने वाले पर गशी तारी हो, मगर जब खतरा गुजर जाता है तो यही लोग फायदों के हरीस बनकर कैंची की तरह चलती हुई जुबाने तुम्हारे लिए जुबाने लिए हुए तुम्हारे इस्तकबाल को आ जाते हैं। ये कौन थे जो जंगों में पीछे रहते थे, लेकिन जब फतह होती थी तो वेलकम के फूल लेकर हाथ में खड़े हो जाते थे मदीना के दरवाजों पे कि अल्लाह के नबी बहुत खुशी हुई आपको, अल्लाह ने एक और कामयाबी दे दी। अल्लाह ताला कहते हैं कि याद रखिए, यहाँ हदीस से एक बहुत ही डराने वाली कोट करूंगी कि बहुत ज्यादा बोलने वाले अल्लाह को पसंद नहीं है, निफाक की अलामत है बहुत ज्यादा बोलना। याद रखिए कि ये वो चीजें हैं जिससे इंसान खुद को देख सकता है। मुफाद परस्ती पर मबनी रवैये निफाक वाले रवैये होते हैं। अल्लाह कहता है तुम बताओ, हम खुद से पूछे नेकी का मौका आने पर मेरा रवैया क्या होता है। तो मुनाफिकीन की अलामत क्या है कि जब खतरा होता है तो इधर उधर हो जाते हैं, सामने ही नहीं आते, कई कई दिन तक बात नहीं करते, क्योंकि फिक्र होती है किसी न किसी सवाल के जवाबदेही की। और जब खतरा गुजर जाता है कैंची की तरह चलती हुई जुबान है, इस तरह लेते हैं कैसे लगता है कि अपने आप को पीछे करेंगे नहीं। हदीस में आता है यानी हया, हया जो है वो ईमान की एक अलामत है, और हया और जुबान को काबू में रखना ये ईमान की अलामत है। देखिए मुनाफिक हर हाल में बहुत बोलता है, जब मौका आता है नेकी का तो उजर बड़े करता है, कसमें झूठी पीछे पड़ चुके हैं, या हलिफूना के नाम पे कितनी आयतें थी सूरह तौबा में। और जब मौका गुजर जाता है ना तो अपनी मोहब्बतें साबित करना चाहता है। इसी तरह बहुत ज्यादा बातें करना ये निफाक की अलामत है। देखिए लोगों से वैसे हिकमत की बातें करना लेकिन अमलन मामला करने में बुरा होना ये भी मुनाफ़िकत है। यानी मैं यहाँ बैठ के आपको सारा वक्त हिकमत की बातें सुनाती रहूँ और जब अमली मैदान में आपका मेरे से वास्ता पड़े तो मैं उससे बिल्कुल फ़र्क हूँ, तो ये भी मेरे निफाक की अलामत होगी। तो याद रखिए एक ही तरह के हालात हैं, मुख्तलिफ लोगों के रवैये ईमान और निफाक की वजह से बदल जाते हैं। हम सब अल्लाह से अपने लिए खैर मांगे कि अल्लाह तो मेरे लिए ऐसे मामले कर दे कि मैं कहीं निफाक में पढ़कर अपने ईमान को जाया ना करूं। और देखिए आखिरी अशर है, तड़प तड़प के मांग लें कि अल्लाह मेरे किरदार के अंदर जो कमी बेशियां उसको अपनी रहमत से पूरी दूर कर दे और मुझे खुद के हाथों शर्मिंदा और रुसवा होने से बचा ले। फरमाया ऐसे लोगों के साथ क्या होता है, فَرَمَا أُولَئِكَ لَمْ يُؤْمِنُوا فَأَحْبَطَ اللَّهُ أَعْمَالَهُمْ وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا। ये लोग हरगिज ईमान नहीं लाए इसलिए अल्लाह ने इनके सारे अमल जाया कर दिए, और ऐसा करना अल्लाह के लिए बहुत आसान है। अल्लाह को क्या मुश्किल है, हमें ठोकर लगती है सर के ऊपर रखा हुआ पूरे का पूरा बर्तनों का टोकरा गिर जाता है, एक एक ग्लास टूट जाता है, चिकना चूर हो जाता है ना, की भी मेहनत जाया हो जाती है ना, तो अल्लाह के लिए क्या मुश्किल है किसी के अमाल को जाया ना करना। وَيَحْسَبُونَ الْأَحْزَابَ لَمْ يَزْخَبُوا। अब आप देखिए कि जंग के फिर कुछ मनजर है, फरमाया वो ये समझ रहे हैं कि हमलावर अभी गए ही नहीं, और अगर वो हमलावर हो जाएं तो इनका जी चाहता है किस मौके पर कहीं सहरा में बदबुओं के दरमियान जा बैठे और वहीं से तुम्हारे हालात पूछते रहे, ताहम अगर ये तुम्हारे दरमियान रहे भी तो लड़ाई में कम ही हिस्सा लेंगे। हाईलाइट कर ले, यानी हालात ऐसे होते हैं निफाक की वजह से, वो वक्त गुजर चुका होता है, उनको यकीन ही नहीं आता कि हाय वो मुश्किल वक्त गुजर गए, अब कोई हमारी जवाबदेही नहीं, अब कुछ नहीं होगा। तो अल्लाह सुब्हान तआला कहते हैं ये दूर बैठ के खबरें लेते हैं, जैसे आज का मुसलमान दूर बैठ के उम्मत मुस्लिमा के ऊपर क्या हो रहा है उसकी खबरें तो सुनता है, लेकिन उसकी वजह ढूंढना और उसको दूर करने की कोशिश करना इस पे तवज्जो कमी होती है। फरमाया हकीकत यह है, अब आप देखिए कि ग़ज़वे अहज़ाब अल्लाह के नबी की सूरत है, मैं तो इसको पढ़ती हूँ मेरा दिल करता है अल्लाह के नबी मेरे सामने हो और उनके गले लग के फूट फूट के रहूं, इतने मेरे नबी की जिंदगी में इम्तिहान थे। शुरू अभी तक देखे कितनी आयतें हमने पढ़ी हैं, 40 है कि 20, 20 आयतों में आप अगर काउंट करें उंगली पे, बल्कि एक छोटा सा काम लिखें सूरत के साथ और ये जुमले सूरत के शुरू में डाल दीजिएगा एडिटिंग में कि इस सूरत को पढ़ते वक्त आपने अल्लाह के नबी की जिंदगी में आने वाली आजमाइशों को गिनना, निजी जिंदगी की और दीन की जिंदगी की। और आप देखिए अभी इन 20 आयतों में आपके ऊपर क्या क्या नहीं गुजर गया, आपको बेटे के मामले में टोका गया, आपको बहू से निकाह करने की बातें आगे आ रही हैं, और यहां आप देखिए कि दीन के तकाजे, ऐसे लगता था अल्लाह के नबी के ऊपर दोनों तरफ से हमले हो रहे थे, एक तरफ दीन के कामों पे और एक आपकी जाती जिंदगी पे। तो कहा कोई बात नहीं, इस हालात में भी वो मुझ खुश रहे, कितने मुतमईन थे, लकत का आना लकुम फी रसूल अल्लाह उस्वतुन हसना, दरहकीकत तुम लोगों के लिए अल्लाह के रसूल में एक बेहतरीन नमूना है। कैसे, शलवार टखनों से ऊंची कर लो, दाढ़ी की लंबाई कितनी रख लो और नमाज में हाथ कहाँ बांधो, यही है ना जो हमारे जहन में एक कॉमन कॉन्सेप्ट नबी सल्लम की सुन्नत का, ये तो है सुन्नतों के, अल्लाह के नबी की जाहिरी सुन्नतों की हैसियत जितनी है उतनी याद रखे अल्लाह के नबी के अखलाक की सुन्नतों की, आपके मामलात की सुन्नतें, एक लीडर होने के नाते और एक जर्नैल होने के नाते आप कैसे थे, इन सब को भी हमने अपनी जिंदगी में लेकर आना है कि आप माशाल्लाह किस तरह से एक एक चीज को साथ लेकर चलते थे। लेकिन ये किसको मिलेगी, हर उस शख्स के लिए जो मन का यरजुल्लाह वल यौमल आखिर, जो अल्लाह और यौम आखिर का उम्मीदवार हो, वज़कर अल्लाह कसीरा, और कसरत से अल्लाह को याद करते हैं। इस सूरत में जिक्र की भी बात बहुत आएगी, ये भी जुमला शुरू में डाल दे, इस सूरत में जिक्र की बात बहुत है और आपने इस सूरत को पढ़ते वक्त लव जिक्र या उससे रेलेवेंट जो भी चीज आएगी उसको हाईलाइट करना है। तो पता क्या चला कि आखिरत पे नजरें रखने वालों को ही अल्लाह के नबी एक बेहतरीन रोल मॉडल दिखते हैं। आप देख रहे हैं बीच में एक जुमला तस्किए का, फिर दोबारा जंग की बातें, वलमोमिनब, और सच्चे मोमिनों का हाल उस वक्त ये था, पीछे किसका पढ़ चुके, क्या बोलेंगे आप उसको बोलिए, آپ منافق بولیں گے، میں بولوں گی جھوٹے منافق، جھوٹے مسلم مومن. اس آیت میں کیا لکھا ہے؟ سچے مومنوں کا. تو پیچھے حال کن کا تھا؟ جھوٹے مومنوں کا. تو منافق کون ہوتا ہے؟ جھوٹا مومن ہوتا ہے. سچے مومنوں کا حال اس وقت یہ تھا کہ جب انہوں نے حملہ آور لشکروں کو دیکھا تو پکار اٹھے کہ یہ وہی چیز ہے جس کا اللہ اور اس کے رسول نے ہم سے وعدہ کیا تھا، اللہ اور اس کے رسول کی بات بالکل سچی تھی. اس واقعے نے ان کے ایمان اور ان کی سپردگی کو اور زیادہ بڑھا دیا. دعا کیجیے اپنے لیے. ایک کو گرمی لگتی ہے، ایک دوسرے کو اسی وقت سردی لگتی ہے. ایک جس وقت تھک جاتا ہے، دوسرا اس وقت فریش ہوتا ہے. فرق کس بات کا ہے؟ ایمان کا فرق ہے، اسٹرینتھ کا فرق ہے. آپ دیکھیں کہ ایک چھوٹا سا بچہ جو کام کر کے تھک جاتا ہے اور بڑے بندے کو اتنا کام دے دیں تو اس سے کم از کم اس میں انرجی آنی شروع ہوتی ہے کہ کچھ کروں. بالکل اسی طرح آپ دیکھیں کہ ایمان انسان کے اندر برداشت بڑھا دیتا ہے، حوصلہ بڑھا دیتا ہے، طاقت بڑھا دیتا ہے. فرمائے ایمان لانے والوں میں ایسے لوگ بھی ہیں. دعا کیجیے ہم بھی ایسے میں سے ہو جائیں جنہوں نے صدقوا ما عاهد اللہ علیہ، جنہوں نے اللہ سے کیے ہوئے عہد کو سچ کر دکھایا. خود سے پوچھئے، اللہ سے کیے ہوئے عہدوں کو سچ کرتی ہوں؟ اللہ سے کیے ہوئے عہد کون سے ہیں؟ خود سے کرتے ہیں جو اللہ کے نام پہ کمٹمنٹس کرتے ہیں. اور ان میں سے کوئی اپنی نظر پوری کر چکا اور کوئی وقت آنے کا منتظر ہے؟ کچھ تو موقع پا کے اپنے درجے بنا چکے اور کچھ ابھی انتظار کر رہے ہیں کہ اگلی کسی جنگ میں اللہ کا حکم آئے اور اس وقت پھر ہم اس کام کو کر سکیں. انہوں نے اپنے رویے میں کوئی تبدیلی نہیں کی. ہائی لائٹ کریے گا، خود سے پوچھیں کیا وقت کے ساتھ میں اپنے رویے بدل لیتی ہوں؟ آج نیکی کی نیت کی، کل حالات بدلے، نہیں سوری مجھ سے یہ نیکی نہیں ہو سکتی، آئی کینٹ، امپاسبل. جی میرا تو خیال تھا ایسے نہیں ہوگا لیکن وہ مجھے جاب مل گئی ہے نا، میرا تو خیال یہ تھا بس اب میری شادی ہو گئی ہے. یعنی اس قسم کے رویے، اس پہ کم از کم 3 سیکنڈ سوچیں. جب میرے حالات بدلتے ہیں تو کیا دین کے ساتھ میری وفاداریاں بدل جاتی ہیں؟ اور پہلے سے سوچے میں، شادی ہوگی تو دین ڈھیلا ہوگا، منگنی ہوگی تو دین ڈھیلا ہوگا، پریگنینسی ہوگی تو دین ڈھیلا ہوگا، گھر چینج کریں گے، موونگ ہوگی تو دین ڈھیلا ہوگا، اور اگر نہ ہو تو کہتے ہیں پتہ نہیں یہ کیسے لوگ ہیں. دیکھیے یہ مائنڈ سیٹ اپ ہے جو آپ کو چلاتا ہے. خود سے کہیں، ان آیتوں پہ نیت کریں. آندھی طوفان، گرمی سردی، ہنسی خوشی، غم دکھ، اللہ مجھے چلاتا رکھتا، مجھے چلاتا رکھنا. دل دھڑکتا کہ نہیں؟ دل کبھی خوشی میں رکا یا غم میں رکا؟ میدا کام کر رہے ہیں، آنکھیں کام کر رہی ہیں، جسم کا ایک ایک عضو کام کر رہا ہے، سورج چاند کبھی رکے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کے بیٹے کا جب انتقال ہوا، اتفاقاً اس دن سورج کو گرہن لگ گیا، تو لوگ جیسے آج بھی بہت سارے ایسے جملے اللہ کے نبی کی شان میں کہتے ہیں، تو اس دن کسی نے کہہ دیا ہو اللہ کے نبی کے بیٹے کے غم میں تو آج چاند بھی گہنا گیا. ہم ہوتے کہتے دیکھو عاشق رسول، سچا عاشق تو یہی ہے. اللہ کے نبی تک یہ بات گئی، آپ نے فوراً ممبر لگایا اور آپ نے لوگوں کو جمع کیا، اور لوگوں، سورج اور چاند اللہ کی دو نشانیاں ہیں، کسی کی خوشی اور کسی کے غم سے ان کو کوئی فرق نہیں پڑتا. کیوں نہیں پڑتا؟ یہی بات اللہ مجھے اور آپ کو کہہ رہے ہیں، وما بدلوا تبدیلا. پھر وہ اپنے رویے میں کوئی تبدیلی نہیں کرتے. یہاں خود بیٹھ کے اپنا کچھ محاسبہ کیجئے، کیا زندگی میں کبھی کسی دین کی محفل میں بیٹھ کر یا کسی بھی ایسے نیکی اچھے موقع پہ کوئی نیت کی تھی دین کی؟ کچھ کام کی، کچھ والنٹیئر کی، کچھ لینے کی، کچھ دینے کی، کئی اور طرح کی بھی تو ہوتی ہے نا، تو کیا میں نے اس کو بدل دیا یا قائم رکھا؟ ہمارا آل جائے کہ برا خواب آ جائے تو ہم صبح اگلے دن بکرا قربان کرنے کو تیار ہو جاتے ہیں، اور 2-4 دن گزر جائیں تو ہم کہتے ہیں چلو اب وقت تو گزر ہی گیا، پھر دیکھیں کبھی دیں گے. ایک بندے کی جو قیمت ہوتی ہے نا، وہ وما بدلو تبدیلا سے ہوتی ہے. ایک بیوی اور شوہر 50 سال زندگی ساتھ کیوں گزارتے ہیں؟ وما بدلو تبدیلا. پچھلے پارے میں پڑھا رحمہ و مودہ، مودتم و رحمہ. اگر شادی کے 5-10 سال بعد مرد کہ اب میں تجھے نہیں رکھ سکتا، تو پہلے جتنی حسین نہیں رہی، تو پہلے جیسی صحت مند نہیں رہی، تو پہلے جیسی پرکشش نہیں رہی، تو کیا وہ مرد قابل قدر ہوگا؟ تو خود سے پوچھیں، جب ہم اللہ کے معاملے میں اپنے رویوں کو بدل لیتے ہیں تو پھر اس وقت کیا ہوتا ہے، اور اس کا اللہ کے ہاں کیا بات ہے؟ اللہ نے تعریفیں فرمائی ایسے لوگوں کی کہ لیجزی اللہ الصادقین بصدقہم ویعذب المنافقین ان شاء یتوب علیہم. یہ سب کچھ اس لیے ہوا تاکہ اللہ سچوں کو ان کی سچائی کی جزا دے، اور منافقوں کو چاہے تو سزا دے، اور چاہے تو ان کی توبہ کو قبول کرے. بے شک اللہ غفور الرحیم ہے. ये फिर बीच में तस्किए की बात की गई और आगे दोबारा फिर जंग का किस्सा खोल दिया, वरदल्लाहुल्लज़ीना कफरू बिग़ैज़िहिम लम यनालू खैरा। इसको बड़ा बड़ा हाईलाइट कर ले, दुश्मनों का जोर अल्लाह तोड़ता है कब, जब मुसलमान वमा बदलू तब्दीला। आज भी मुसलमानों पे मुसल्लत की हुई सारी जंगें तब खत्म होगी जब वमा बदलू तब्दीला, जब मुसलमान अपने दीन को साबित करते हैं। अल्लाह क्या करता है, अल्लाह ने कुफार का मुंह फेर दिया, वो कोई फायदा हासिल किए बगैर अपने दिल की जलन लिए यूं ही पलट गए, यूं ही पलट गए। अल्लाह आज के कुफार को भी पलटा दे और हमें तौफीक दे कि हम मुसलमान तो बन जाएं, कम से कम मोमिन नहीं भी बन पाते तो, और मोमिनीन की तरफ से अल्लाह ही लड़ने के लिए काफी हो गया। क्या नौसुबिल्ला आज अल्लाह ताला बदल गए, अल्लाह तो वही है लेकिन फिजाए बदर पैदा कर फरिश्ते तेरी नुसरत को। आज अगर हम अपने अंदर वो ईमान पैदा करें जो सहाबा का था, तो आज ये हर वक्त की जो ब्रेकिंग न्यूज होंगी ना बड़े बड़े दुनिया के फोरम्स की और नॉन मुस्लिम चैलेंजेस की, वो इस किस्म की होंगी जो अल्लाह उस हालात में हमारी करता था। ये आज हम मुसलमानों ने सिर्फ अपने ऊपर ही जुल्म नहीं किया, हमने कुफार पे भी बहुत जुल्म किया। बज़ाहर कोई हमारी गर्दन काटता है हम कहते हैं मुसलमानों पर जुल्म है, यही चीखते हैं ना, मुसलमानों के बच्चे ज़िबा हो गए, जुल्म हो गया, मुसलमानों को ये कर दिया, तो हम मुसलमान कितना बड़ा जुल्म करें इस कुफार पे, क्या करके इतना खूबसूरत दीन छुपा के, इतने प्यारे नबी की शख्सियत उनके सामने ना खोल के, ये जुर्म बहुत बड़ा है। याद रखिए इस जुर्म की सजा में काफिर को जुरत होती है और वो मुसलमानों की गर्दने काटता है। हम सब दुआ करते हैं, इज्तमाही तौर पर दुआ करते हैं, अल्लाह हमारी गफलत की सजा बेगुनाह बच्चों को ना दे, अल्लाह हमारी गफलत की वजह से तो औरतों की इज्जतों के ऊपर हाथ ना डलवा। हर एक आप में से मेरे में से ये लिखे कि ये मेरे गुनाह की सजा है कि आज मुसलमानों के ऊपर इतना जुल्म हो रहा है। अल्लाह मैं अपने गुनाह की माफी मांगती हूँ, ला इलाहा इल्ला अंत सुब्हानक इन्नी कुंतु मिनज़ ज़ालिमीन। अल्लाह मैं जालिम हूँ, मैंने ये बात तेरी आगे नहीं पहुंचाई, और बात यह कि अल्लाह बड़ी कुव्वत वाला है और गालिब भी है। फिर अहले किताब में से जिन लोगों ने इन हमलावरों का साथ दिया, ये हैं वो आयतें जो मैंने आपको शुरू में थोड़ा जिक्र किया कि मुसलमान तो सारे सरहदों पर चले गए। अब मदीना के अंदर जाहिर है कि मुसलमानों के घर थे, औरतें भी थी, बच्चे भी थे। अब बाहर से आने वाले दुश्मनों से तो मुसलमानों को रोक लिया, मुसलमानों ने कुफार के लिए एक खंदक खोद दी, वो तो नहीं आए, लेकिन मदीना की बस्ती में यहूद का कबीला कुरैजा रहता था। बनु नजीर तो जा चुका था पहले से, कैन का भी थोड़ा सा सरते था, बनु कुरैजा की बस्तियां मुसलमानों के बिल्कुल करीब थी। मुसलमान नबी सल्लल्लाहु अलैहि वसल्लम को अंदेशा था इस बात का कि अगर हम सब बाहर होंगे तो कहीं ये हमारी औरतों और बच्चों पे हमला ना करें, तो आपने पहले से भी इनसे वादा किया हुआ था जो मदीना में आते मिसार निक के मदीना के नाम पे था, लेकिन आपने इनको रिवाइज करा दिया कि देखो ये बात हो चुकी है हमारे तुम्हारे बीच में कि अगर कोई बाहर से दुश्मन आएगा तो तुम हमारा साथ दोगे, तो खबरदार अगर तुमने मुसलमानों को कोई नुकसान दिया। कहा जी हम कभी भी नहीं देंगे, आप फिक्र ही नहीं करें, लेकिन जो झूठा होता है वो सच्चा बनना भी चाहे तो सच्चा बनता नहीं। उधर मुसलमान उधर गए, इन्होंने पीछे से मुसलमानों के घरों पे हमला करने की कोशिश की, अहद शिकनी की, और उसी का अब नतीजा यहां भुगतेंगे। देखिएगा वानजलल्लज़ीनज़ाहरूहुमिनअहलिलकिताबी, फिर अहले किताब में से जिन लोगों ने इन्हें हमलावरों का साथ दिया था, अल्लाह उनकी घड़ियों से यानी उनके कलों से उनकी घड़ियों से इन्हें उतार लाया और उनके दिलों में उसने ऐसा रोब डाल दिया कि आज इनमें से एक गिरोह को तुम कत्ल कर रहे हो और दूसरे गिरोह को कैद कर रहे हो, इसने तुमको इनकी जमीन और इनके घरों और इनके अम्वाल का वारिस बना दिया और वो इलाका तुम्हें दिया जिसे तुमने कभी पामाल न किया था। अल्लाह हर चीज पर कादिर है। अल्लाह अकबर, बनु कुरैज़ा की गद्दारी की क्या सजा मिली। सात बिन माज एक सहाबी थे जिनके इनके साथ बहुत दोस्ताना मरासम थे, इनको गजवे खंदक में एक जख्म लगा और ये जो रग होती है ना, ये जो कलाई रिस्ट पे, ये कट गई जिसमें से खून निकला। इन्होंने उस वक्त अल्लाह ताला से दुआ की कि अल्लाह अभी मुझे मौत ना देना, शहादत मैं चाहता हूँ लेकिन मैं बनु कुरैज़ा का बुरा अंजाम देखना चाहता हूँ। अल्लाह के हुक्म से इनका खून वहीं रुक गया, जम गया। जब मुसलमान गजवे खंदक की एक महीने की आसाब शिकन जंग के बाद घर आए, इमेजिन करें, अभी जो आपने पढ़ा ये तो बहुत थोड़ा पढ़ा है, जब वाकया सुनते हैं तो इतनी स्ट्रेसफुल जंग थी कि उस दिन इन मुसलमानों को लग रहा था कि कलेजे हलक को आ रहे हैं। खैर मुसलमान घर आ गए, आप भी जरा सोचिए, एक महीने का दौरा कुरान अल्लाह अल्लाह करके पूरा हुआ, अब आपके ईद की छुट्टियां तो होंगी और बहुत सारी होंगी और मौज करेंगे, मस्ती करेंगे, और हमारा दौरा कुरान क्या है, ये तो इतने कंफर्टेबल माहौल में बैठे हैं, वो सरहदों पे खड़े थे। घर आए, गुसल कर रहे हैं अल्लाह के नबी, اور جبرائیل علیہ السلام آ گئے ان کے پاس، مطلب نبی صلی اللہ علیہ وسلم اپنے گھر میں آئے اور جبرائیل آئے اور کہا ہے محمد صلی اللہ علیہ وسلم آپ نے تیار کیوں اتار دیے، ابھی فرشتوں نے تو نہیں اتارے. کہا اچھا اب کیا حکم ہے؟ کہا چلو بنو قریظہ کی طرف. امیجن کیجئے وہ گروہ، وہ کون سی پتھر کی سلیں تھیں صحابہ. اللہ کے نبی نے ایک آواز لگوائی مدینہ کی گلیوں میں، تم میں سے کوئی شخص ایسا نہ ہو کہ جو عصر کی نماز بنو قریظہ کی گلیوں میں جا کے نہ پڑھے. ذرا اپنے اوپر تو لیں. میں کہتی ہوں ہم تو پاؤں بھی نہ پٹکیں اور پتہ نہیں کیا سر پھوڑ کے چلے جائیں اپنا، کہ اللہ کی اپنا باز آئے اس دین سے، ہم سے یہ تقاضے نہیں پورے ہوتے. صحابہ کا حال کیا ہو گیا؟ اس طرح چل پڑے، جلدی جلدی نکلو. یہ صبح کے وقت میں کال ہوئی اور کئی گھنٹے کی واک تھی، وہ جگہ دیکھنے کا بھی اتفاق ہوا، مدینہ کے اندر وہ قلعے موجود تھے. اور جب جا رہے ہیں پوری کوشش کے باوجود عصر کا وقت آ گیا بیچ میں. اب کچھ نے کہا بھی عصر کا وقت آ گیا تو نماز پڑھو بس صلاۃ الوسطی، بیچ کی نماز فوراً پڑھ لو. کچھ نے پڑھ لی، کچھ نے کہا نو وی کینٹ، نبی نے کہا تھا کہ تم نے نماز وہاں پڑھنی، انہوں نے نہیں پڑھی. اب یہاں ہوتے تو وہ بنو قریظہ والے تو بےچارے پیچھے رہتے، یہ آپس میں دو دھڑوں میں بٹے ہوئے، اختلاف ہوتا ہے، ایک پارٹی بازی ہوتی ہے اور لڑکے پڑھتے. کتنا شوق ہے آج ہمیں دین کے نام پہ پارٹیاں بنانے کا، اخلاص نہیں ہوتا تو ایسی کیفیات ہوتی ہیں. اب جب نبی صلی اللہ علیہ وسلم پہنچے تو بعد میں ان کے تک یہ بات گئی کہ اللہ کے نبی دیکھے لوگوں نے کیا کر دیا، تو آپ نے نہ پڑھنے والوں کو برا کہا نہ پڑھنے والوں کو برا کہا. ایک کا پوائنٹ آف ویو کچھ اور تھا، ایک کا پوائنٹ آف ویو کچھ اور تھا، دونوں کی بات سچ تھی، اجتہادی مسئلہ تھا. اللہ سے دعا کیجیے آج مسلمان کو جوڑ دے. آج دلوں کے گرجز اور بغض اور حسد اور کینے ہمیں یاد رکھیے غیر نقصان نہیں دیتے، ہمیں اپنے لوگ نقصان دیتے ہیں. آج ہم مسلمان سچے مسلمان ہو چکے ہوتے تو اتنی تکلیف میں نہ ہوتے. اور آپ وہاں گئے اور بنو قریظہ کے ساتھ معاملہ، اتنا روب ان پہ طاری ہوا. میں حیران ہوتی ہوں ٹوٹی ہوئی تلواروں اور کٹے ہوئے زخموں والوں سے لوگ اتنا ڈرتے تھے کل، آج اتنے بلین ایرین مسلمانوں سے کافر کیوں نہیں ڈرتے؟ صحابہ گئے کفار پہ اتنا روب طاری ہوا، جا کے اپنے گھروں کے دروازے بند کر کے چھپ گئے. ہم سامنا بھی نہیں کریں گے. کتنے دن تک اپنے گھروں میں رہے، مسلمانوں نے محاصرہ کر لیا، اخیر تھک گئے. گھر میں رہتے کتنا کو راشن پانی تھا اپنے قلعوں میں رکھا ہوا، کہنے لگے جو ہمارا فیصلہ کریں گے ہمیں منظور ہے. کہا کیا کریں، کون تمہارا فیصلہ کرے؟ کہا سعد بن معاذ کریں. خیال کیا تھا کہ سعد بن معاذ ہمارے دوست ہیں تو وہ ہماری کچھ نہ کچھ تو سائڈ لے لیں گے. کہا بلاؤ سعد کو. سعد بن معاذ زخمی تھے حالانکہ، لیکن ان کو بلایا گیا. کہا اے سعد بتاؤ ان کے ساتھ کیا کیا جائے؟ کہا میرا مشورہ یہ ہے کہ ان کے جنگ کے قابل مردوں کو قتل کیا جائے اور ان کی عورتوں اور ان کے بچوں کو قیدی بنایا جائے اور ان کی یہ چیزیں مال غنیمت میں جائیں، یعنی جنگ نہیں ہوئی تو بغیر جنگ کے امن کے ساتھ ہی یہ معاملہ سارٹ آؤٹ ہو جائے. اللہ کے نبی نے فرمایا معاذ تیری زبان سے جو بات نکلی ساتھ میں آسمان پہ اللہ کا بھی یہی فیصلہ. اللہ اکبر. اور پھر یہ سب ہوا، اور جو ہی یہ ہوا کچھ وقت گزرا تو بعد میں دیکھا تو مسجد نبی میں سے خون کی دھاریاں نکل رہی ہیں. جا کے دیکھا تو سعد بن معاذ کا وہ زخم پھوٹ چکا ہے اور اللہ نے ان کی بات پوری کی، وما بدلوا تبدیلا، اور سعد بن معاذ کو شہادت مل گئی. یہ ہوتے ہیں وہ لوگ جن کی بات کی اللہ قدر کرتا ہے کہ بتا تیری رضا کیا ہے. خیر جھوٹی زبان کی اللہ کیا قدر کرے، بات کر کے نبھانی نہ، بات پلٹ دینی، اللہ کیا اس کی قدر کرے. آج ہم مسلمانوں کو رونا چاہیے، جتنا رونا ہے، نہ رو سکے تو رونے کی شکلیں بنائیں ہم اپنے حالات پہ اور پھر ہم بات کریں کسی دوسرے کے اوپر. اللہ تو ہم تو اللہ کو بہت دفعہ آزما چکے ہیں، آپ کا تو یہ پہلا موقع ہوگا زندگی کا، ہم نے تو بہت دفعہ اللہ کو آزمایا ہے. اللہ کے نبی کی زندگی آزمائشوں سے بھری ہوئی تھی. آج ہم مسلمانوں کو اجتماعی طور پہ معافی مانگنے کی ضرورت ہے. دیکھیں گے ہم عید نہیں مناتے، ہم دیکھیں گے ہم کیا نہیں کرتے، پھر ہمارے کھانے، ہمارے خرچے، ہماری اپنی ذات، ہماری شادیاں تو کوئی دیکھے. ہمارا دین تو آج اس قسم کا ہے. تو اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ جس کے دل سے دنیا نہیں نکلی نا وہ دین کے تقاضے نہیں پورے کر سکتا. اب اگلی آیت نبی کی بیویوں کے ناطے سے ہم سب خواتین کے لیے ہیں، اسی میں اگلا پارا بھی شروع ہونے والا ہے، تو انشاءاللہ ہم کوشش کریں گے جہاں تک بات ادھر کر سکے باقی بات آگے ہوگی. فرمایا یا ایھا النبی قل لازواجک ان کنتن تردن الحیاۃ الدنیا وزینتھا. اے نبی اپنی بیویوں سے کہو اگر تم دنیا اور اس کی زینت چاہتی ہو تو آؤ میں تمہیں کچھ دے دلا کر بھلے طریقے سے رخصت کر دوں. یا دنیا رکھو یا نبی رکھو، بولو کیا چاہتی ہو؟ اور اگر تم اللہ اور اس کے رسول اور دار آخرت کی طالب ہو تو جان لو आप भी सब जान लें, दो में से एक चॉइस है, दुनिया चाहिए, अल्लाह कहता है सोने के घर बना दूंगा तुम्हारे, और अगर अल्लाह उसका रसूल और आखरत का घर चाहिए तो फ़इन्नल्लाह अद्दलिल मुहसिनाति मिनकुन्ना अजरन अज़ीमा, तो तुम में से जो नेकोकार हैं अल्लाह ने इनके लिए बड़ा अजर मुहैया कर रखा है। करें क्या फैसला करते हैं? ये है आयत तहीर। अल्लाह के नबी की बीवियों ने खैबर की जंग के बाद मुतालबा कर दिया कि अल्लाह के नबी, पहले तो बात और थी, गुर्बत थी, हमने जैसे तैसे करके गुजारे कर लिए, आज तो घरों में लोगों के खाने भी आ गए, कपड़े भी आ गए, जमीनें भी मिल गई, अभी भी हमारा चूल्हा नहीं जलता, तो हमारे लिए भी कुछ वजीफा मुकर्रर कर दें, कुछ हमें भी ज्यादा मिल जाए। इसी तरह के एक दो मुतालबे और आते हैं कि जो उन्होंने किए, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को ये मुतालबे नागवार गुजरे। आपने पसंद नहीं किया, आपने कहा कि मैं तुमसे ईला करता हूं, अपने घर में एक चबूतरे के ऊपर चबूतरे में चले गए और कहा 1 महीना तक तुम औरतों के पास नहीं आऊंगा, पीछे पड़ चुके हैं आप ईला की शरारत। आप देखिए अल्लाह के नबी के हरम में अबू बकर की बेटी, उमर की बेटी, दो बुनियादी पिलर थे इस्लाम के, दोनों की बेटियां, एक लोग शोर मचा दिया, लोगों ने तलाक हो गई, हमारे यहां बातें तो ऐसी फैल जाती हैं। ये वो आयतें सारी चल रही, अब उसकी डिटेल में तो नहीं जा सकते, लेकिन यहां हम सब अपना मुहासबा करें। अगर अल्लाह के दीन पे जाने के साथ हमारे लिए कुछ तकलीफें कमियां आती भी हैं, कुछ हमारा माल कम हो भी जाता है, कुछ ना कुछ पीछे भी होता है, तो क्या हमें आखिरत के अजर नहीं चाहिए? आप देखिए कि अल्लाह के नबी की बीवियां ये वो औरतें थीं कि जिन्होंने हकीकत में हम सब के लिए रोल मॉडल बनकर दिखा दिया। अल्लाह के नबी ने जब उनको कहा कि चूज कर लो, मशवरा कर लो किसी से, तो सबसे पहले हजरत आयशा ने कहा, अल्लाह के नबी, मैं आपके मामले में मशवरा करूंगी, मैं आपको अभी कहती हूं कि मैं अल्लाह और उसके रसूल को चूज करती हूँ। और यही फैसला फिर बाकी बीवियों का भी था, उन्होंने सबने कहा हम तंगी तुर्शी में गुजारा करेंगे। तो याद रखिए, अगर दीन के काम करने हैं तो अपडेट नहीं आप हो सकते, सॉरी, ये अपग्रेडिंग नहीं तो आज मुसलमानों को चक्की में फंसा दिया, हर वक्त एक तो टूटी तो दूसरी जुड़ी, तो उसको ठीक करो तो उसको लो, ये दुनिया जन्नत नहीं बनेगी। बस गुजारे की रख लीजिए, जरूरत की रख लीजिए, सादगी के साथ बाइज्जत तरीके से अगर दीन दुनिया को चला रहे हैं तो इंशाल्लाह आपसे दुनिया दीन के काम अल्लाह बहुत कराएगा। आज आप सब चूज करें, मैं भी करती हूँ, इस साल के रमजान को ले लें, पिछले साल क्या चेंज है आपकी जिंदगी में, तो अब से लेके अगले साल तक मैं अपनी जिंदगी में क्या चेंज लाना चाहती हूँ। कोई नया बर्तन नहीं खरीदूंगी, कोई नया कपड़ा नहीं खरीदूंगी, ऐसा कोई ऐसी घर की चीज नहीं खरीदूंगी कि जो पहले से मौजूद है। जरूरत के लिए खरीदना, तईशात के लिए नहीं खरीदना, रियाकारी दिखावे के लिए नहीं खरीदना, सेलों में से नहीं खरीदना, बेकार चीजें जंग घर में नहीं भरना। यकीन करें हमारे घरों में आज सबसे बड़ी गंदगी जो है ना, वो गंद नहीं है, सामान की कसरत है। अपनी अलमारी में रखी हुई चीज नहीं मिलती, तो अपनी जिंदगी को हल्का करें। जिन्होंने भागना होता है, और आप क्या सोचते हैं कि आप ये नियत करेंगे तो आप मुफलिस हो जाएंगे? वल्लाही इन औरतों ने इधर ये बात चूज की कि हम तंगी तुर्शी में रहेंगे, और हालात क्या हो गए थे कि सहाबियात के पास इतना माल आता, 70,000 दिरहम की एक रकम आती है कि अज़वाजे मुतहरात के पास एक एक वक्त में आती थी, एक एक जगह से, और शाम तक वो खजूरों की तरह झाड़कर खाली हाथ उठ जाती थी। कि एक मौके पे हजरत आयशा रजी अल्लाह ताला अन्हा के पास कुछ चीजें आई, आपने सब बांट दी, कुछ गोश्त था, खाले मंजा खाना था, तो उनकी लौंडी बरीरा ने उनसे पूछा कि आयशा कुछ थोड़ा सा अपने लिए भी रख लेती? कहती ये तो मुझे ख्याल ही नहीं आया, ये तो मुझे ख्याल ही नहीं आया कि मैं कुछ अपने लिए भी रखती। ये होते हैं वो लोग, और फिर इनको अल्लाह ने कितना दिया। आप देखिए कि अल्लाह सुबहान ताला ने उनको फर्स्ट लेडीज बनाया था, वो उस दौर की क्वींस थी, रोल मॉडल्स थी। अल्लाह ताला इसीलिए कहते हैं, या निसा नबी ये मैया तिमिन खुद नबी फाखिशत मुबैना, ए नबी की बीवियो, तुम में से जो किसी सरीफ फुखश हरकत का इर्तकाब करेगी, इसे दोहरा जवाब दिया जाएगा, और ये काम अल्लाह के लिए बहुत आसान है। रोल मॉडल बना दिया। अगली आयतों में फिर इस पे बात होगी, तो याद रखिए कि कहते हैं ना कि जिनके दर्जे हैं सिवा उनकी मुश्किलें हैं सवा। अल्लाह ताला ने इस तरह से हम सब के सामने ये औरतें रख ली, आज हम सब अपने आप को पूछें कि क्या हम नबी की बीवियों की जगह होती तो क्या हमारा भी वही जवाब होता, बगैर सोचे तो आप कह देंगे होता, लेकिन अपने हाल पे कियास करते हुए। आज कितना आसान है अल्लाह के नबी के नाम पे नाते पढ़ना, मिलाद करवाना, झूमना घामना, लेकिन इस तरह की असाबी जंगे लड़ना कि जो एक तरफ जैद की बीवी से निकाह की थी और दूसरी तरफ गजबे खंदक की ये मसले थे। तो याद रखिए कि जो मुखलिस होने का दावा करता है ना, उसकी जिंदगी में फिर कभी तो बदर आएगी, कभी ओहद आएगी और कभी अख्जाब आएगी, लेकिन एक बात याद रखें कि होगा कुछ नहीं, एंड उसी का ही अच्छा होगा। ये अल्लाह के वादे हैं। आप अगर आज अपने दीन को अपने ऊपर लेके सोचें, हमारी जंगे तो यही है ना छोटी छोटी, कि संडे को भी आना पड़ता है, कितना रोने का मुकाम है ना, संडे को भी आते हैं। कितने लोग रो के आए या रुला के आए, हाय संडे को आए, वीक डेज में भी आए, वीकेंड पे भी आए। आज सुबह कॉल थी कुछ जरूरी, तो उन्होंने फोन उठाते ही, मैंने फोन जब उठाया पाकिस्तान से थी, तो उन्होंने कहा कि आज तो फ्री होंगी ना, आज संडे है। तो मैंने कहा अल्हम्दुलिल्लाह मैं फ्री नहीं हूं। याद रखिए दिल नहीं हमारा छुट्टी करता, पेट हमारा छुट्टी नहीं करता, खाना तो हमारा एक दिन नहीं चूल्हा बंद होता, लेकिन हम लोग हमारे जैसे लोगों पे अल्लाह ताला ट्रस्ट करके आज दुश्मनों को मारे, आज सारे काफिरों को अल्लाह एक जिब्राइल के पर से मरवा भी दे, होगा क्या, सारी दुनिया का निजाम बिगड़ जाएगा। शुक्र करें उन्होंने दुनिया संभाली हुई है, हमारे हाथों में होते तो एटम बम आपस में जल जल के खत्म हो चुके होते हैं। तो बहरहाल इतनी कड़वी बातें माफ कर दे, मेरे मुंह से निकलती है, जब उम्मत मुस्लिमत की बात आती है मेरा दिल फटता है, और इसी की वजह से मैं कह सकती हूँ कि तकलीफ होती है कि अल्लाह ताला हमें उम्मत नबी की वो उम्मत बना दे कि जिसके साथ अल्लाह की मदद होती है। ये था पारा, अल्लाह ताला इसका हक अदा तो नहीं कर सके लेकिन बहरहाल पूरा हुआ, अल्लाह ताला अमल की तौफीक दे। पूरे पारे में हमने जो बुनियादी चीजें पढ़ी हैं उसको एक नजर में हल्का सा दोहरा लेते हैं। जी आज इधर स्क्रीन तो नहीं है, लेकिन बहरहाल आप ये चंद बातें अगर अपने पास छोटे से स्टिकी नोट पे लिख के भी लगा लेंगे तो आपको इंशाल्लाह इससे फायदा क्या होते दोहराते हैं। तो हमें यह एहसास होता है कि इतने थोड़े से वक्त में इतनी मुख्तलिफ बातें जब हम अल्लाह की सीख सकते हैं, तो जब इन्हीं पारों को हम डिटेल से पढ़ेंगे तो क्या होगा। सिर्फ सूरत खंदक, ये सूरत अल्लाह पढ़ाते हुए मेरा ख्याल है 2 वीक लग जाते हैं, इतनी ज्यादा इसमें डिटेल्स और इतना इससे ईमान मिलता है इंसान को। अल्लाह ताला से दुआ है कि मोहलत दे उस वक्त के आने की। जी इस बारे में पारा नंबर 21, जी चंद सेकेंड चाहिए मुझे। जी पारा नंबर 21 सूरत अलनकबूत से शुरू हुआ था, इसके शुरू में ही हमने इस्तकामत के नुस्खे पढ़े और 14 मुख्तलिफ अज्जा बताए गए थे कि किस चीज से दीन में इंसान के बरकत आती है, और 4 अज्जा बेसिकली यानी 4 बातों पे हमने पारे के शुरू में गौर किया था। नंबर 1 तिलावत कुरान, के कुरान को अपनी जिंदगी का हिस्सा बनाना है। फिर नमाज बेहयाई से रोकती है और अल्लाह का जिक्र बहुत बड़ी चीज है, और गौर व फिक्र करना। इसके बाद नबी सल्लम का उम्मी होना साबित हुआ, फिर हिजरत का हुक्म हुआ, और खास तौर पर गजवा सॉरी सूरत अलनकबूत को हमने पढ़ा इस नाम के साथ कि दीन के रास्ते की मुश्किलात में क्या करना है। पूरी सूरत पढ़ते वक्त वाकई दिल पिघल रहा था कि वो लोग इतनी मुश्किलात में आए तो दीन नहीं छोड़ा, आज हमारा क्या हाल है। फिर उसके बाद सूरत रूम निस्बतन बड़ी हल्की फुल्की सूरत थी, निशानियां और आयतें थी उसके अंदर, और अल्लाह ताला ने मुख्तलिफ किस्म की निशानियां पेश करके घरेलू जिंदगी से लेकर कायनात में फैली हुई मुख्तलिफ चीजों को बता दिया कि खुशी तब मिलेगी जब तुम कायनात के साथ सिंक्रनाइज हो जाओगे। आज घरों में झगड़े और फितने क्यों हैं? क्योंकि आज हमने अल्लाह के इस कानून को तोड़ा हुआ है। फिर सूरह लुकमान में खास तौर पे औलाद की तरबियत के नुक्ते हमने देखा, शिर्क से बचना और लाहवल हदीस को जिंदगी में निकालने और गाफिल करने वाली चीजों की मौजूदगी में अल्लाह के काम नहीं होते, इस चीज को देखा था। और आखिर में हमने 5 चीजें देखी कि जिनका इल्म अल्लाह के सिवा किसी को नहीं पता। फिर सूरह सजदा जो रात को पढ़ी जाती है, इस सूरत में मोमिन के और मुजरिम के किरदार को वाजे किया गया, कुरान की सच्चाई का जिक्र था और मोमिनों और मुजरिमों के मुख्तलिफ इंजाम का तस्करा हुआ, और खास तौर पे उसमें फला तआलम नफ्स मा खुफिया लहुम मिन कुर्रति आयुन। अगर इस वक्त इस हॉल की छत खुले और ऊपर से हमें जन्नत का अपना वो महल दिखा दिया जाए जो अल्लाह ने आपके लिए आज के इस कुरान को पढ़ने के नतीजे में लिखा है, तो किसी को गर्मी लगेगी, किसी को तकलीफ होगी, किसी को सर्दी लगेगी, किसी को तो मुश्किल लगेगा संडे को आना। तो बस जब कभी आपको جب کبھی آپ کو کوئی کام مشکل لگے تو اللہ سے کہا کریں کہ اللہ تعالیٰ تو مجھے جنت کا یقین دلا دے جو تو نے میرے لیے تیار کیا. اور اس کے بعد ہم نے سورۃ الاحزاب کا جتنا حصہ اس میں کیا, اس میں ہم نے اس سورۃ کے تین بنیادی مضامین کو دیکھا. معاشرتی موضوع ہیں اس میں, کون سے اجتماعی آداب ہیں, شرعی احکامات ہیں, اور غزوات کا ذکر ہے. اور بڑی انیوژل بگننگ تھی اس سورت کی کہ اللہ سے ڈرنے کا حکم دیا گیا, کفار کی پیروی سے بچو اور وحی کو مانو اور اللہ پر بھروسہ کرو. پھر خاص طور پہ اس میں منہ بولے بیٹے کی بات ہوئی, اور ایسی عجیب و غریب چیزیں کہ جو لوگ خود سے اپنے منہ سے نکال لیتے ہیں پھر اس کو اللہ کے بنائے ہوئے کی طرح کرتے ہیں. اور اس کے بعد پھر کچھ تفصیلات غزوہ احزاب اور بنو قریظہ کی تھی. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے لیے ان باتوں کو سمجھنا آسان کر دے. سبحانہ ربک رب العزت عما یصفون, والسلام علی المرسلین, والحمد للہ رب العالمین. اب چلیں گے اگلے پارے پہ, مضمون کی کنٹینیوشن ہے, اسی کے اندر انشاءاللہ ہم چلیں گے آگے بھی. نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے 22 پارے کا آغاز کریں گے. 22 پارہ جو ہے سورۃ الاحزاب کی آیت نمبر 31 سے شروع ہو کر سورت یاسین کی آیت نمبر 21 پہ پورا ہوتا ہے. اس پوری سورت میں ہمیں مختلف موضوعات پہ جو بات سمجھائی جاتی ہے وہ کیا ہے کہ اس دنیا کی حقیقت پانی کے ایک بلبلے سے زیادہ نہیں. خاص طور پہ جب ہم سورت یاسین پڑھیں گے تو ہم اس پہ بات کریں گے کہ کس طرح لوگ اتنے تپاک سے سورت کو پڑھنے کے باوجود بھی دنیا کی محبت میں چور دکھتے ہیں اور ان کی زندگی سے وہ چیزیں نہیں نکلتی. اس سورت میں اس حصے میں جو آیتیں قرآن پاک کی ہمارے سامنے بندگی کے موضوع پہ آتی ہیں ان کے نمبر بھی نوٹ کیجئے گا. سب سے پہلے سورت ال ایک منٹ سورۃ الاحزاب سے ہم شروع کریں گے. اس کی آیات کو دیکھنا, جی بہت تھوڑی آیتیں ہیں اس میں, اور آپ پاروں کے انداز سے بھی نوٹ کر سکتے ہیں کہ جو موضوع چل رہا ہوتا ہے اسی سے متعلق ہی بات ہوتی ہے. جی سورۃ الاحزاب کی تو کوئی نہیں, سورۃ سبا کی آیت نمبر 9 میں آتا ہے. ان نفی ذالک لآیت لکل عبد منیب, کہ اس میں نشانی ہے ہر رجوع کرنے والے بندے کے لیے. تو گویا کہ اس سے کیا پتا چلا کہ اللہ کی طرح رجوع کریں گے تو ہم اللہ کے بندے بن سکیں گے. سورۃ سبا آیت نمبر 13 وقلیل من عبادی الشکور, میرے بندوں میں بہت تھوڑے لوگ شکر گزار ہیں, ہم اپنا محاسبہ کریں گے کہ کیا میرے اندر شکر گزاری ہے. پھر سورۃ سبا کی آیت 39 میں اللہ تعالیٰ کے رزق کے کشادہ کرنے کی بات ہے اپنے بندوں پہ اور اس کو کم کرنے کی. اور میسج کے وما انفقت من شیء فہو یخلفہ وہو خیر الرازقین, کہ جو کچھ تم اللہ کے راستے میں خرچ کرو گے وہ اس کو تمہیں واپس پلٹائے گا اور وہ بہترین رزق دینے والا ہے. پھر سورۃ سبا کی آیت نمبر 40 ہے کہ جس میں فرمایا گیا کہ جن کی تم اللہ کے سوا پوجا کرتے تھے ان کو بلا لو. کدھر ہے, یعنی اللہ ان سب کو جمع کرے گا اور فرشتوں سے کہے گا کیا ہیں یہ لوگ جن کی تم عبادت کرتے تھے, تو گویا کہ شرک کا رد ہے. پھر سورۃ سبا کی آیت 41, اور آپ نوٹ کریں مسلسل سورۃ سبا کی آیتیں آ رہی ہیں اس میں, اور یہ ساری سورت بھی نہ شکریوں کے رویوں کا اظہار ہے. ان کو انشاءاللہ اس کو جب دیکھیں گے تو سمجھ آئے گی. سورۃ سبا آیت 41 کو نوٹ کر لیجئے, بل کانوا یعبدون الجن, یہ جنوں کی عبادت کرتے تھے. پھر سبا 43, اس میں کہا گیا کہ ان اللہ بھی عبادہ لخبیر بصیر, اللہ اپنے بندوں کے حالات کو دیکھتا بھی ہے اور اس کی خبر بھی رکھتا ہے. پھر اس کے بعد سورہ فاطر, فاطر 32, ثم اورثنا الکتاب الذین اصطفینا من عبادنا, جب پڑھیں گے یہ آیت تو آپ خود بھی انشاءاللہ اس کو انجوائے کریں گے کہ کتاب کے وارث جب کچھ لوگ بن جاتے ہیں, یعنی جب کتاب پڑھ لیتے ہیں تو اس کے بعد تین قسم کے گروہ وجود میں آتے ہیں, اور اصل بندے وہی ہیں کہ جو ہر حال میں اللہ کے دین پہ چلتے ہوئے سابقون بالخیرات بن جائیں. پھر سورہ فاطر آیت 45, فإن اللہ کان بعبادہ بصیرا, اللہ اپنے بندوں کو دیکھنے والا, اور بس یہی آیتیں ہیں اس کے اندر بندگی کی. اب چلیں گے آیتوں کے ساتھ, پیچھے سے مضمون چلتا آ رہا ہے. ہم پیچھے پڑھ رہے تھے کہ نبی صلی اللہ علیہ وسلم کے ازواج مطہرات کو چوائس دی گئی تھی کہ چاہو تو اللہ کے نبی کے ساتھ رہو تو تنگی ترشی میں رہو, اور اگر آپ کو کھلی حالات چاہیے, آسودگی چاہیے, تو پھر ہم آپ کو آزاد کر دیتے ہیں. لیکن ان سب نے دین کو قبول کیا, تو اللہ تعالیٰ نے اب اس کی بنیاد پہ ہم سب عورتوں کو میسج دیا, وَمَن يَقْنُتْ مِنْكُنَّ لِلَّهِ وَرَسُولِهِ وَتَعْمَلْ صَالِحًا نُؤْتِهَا أَجْرَهَا مَرَّتَيْنِ. اور تم میں سے جو بھی, اب نبی کی بیویوں کے ساتھ آپ مجھ سب کو شامل کر دیا گیا, جو بھی امت مسلمہ کی خواتین ہیں, اور تم میں سے جو اللہ اور اس کے رسول کی اطاعت کرے گی اور نیک عمل کرے گی, اس کو ہم دوہرا اجر دیں گے. ہم نے اس کے لیے رزق کریم مہیا کر رکھا ہے. دوہرا اجر کیوں ہے؟ دیکھیے, جب کوئی بندہ پرومیننٹ ہو جاتا ہے تو اس کی خوبیاں بھی اور خامیاں بھی پرومیننٹ ہو جاتی ہیں. لوگ اس کو رول ماڈل بناتے ہیں. آپ اس آیت کو اپنے اوپر لیجئے. کل تک آپ قرآن سے نہیں جڑی ہوئی تھی, آپ کی دوستیں سمجھتی تھی کہ آپ بھی انہیں جیسی ایک دوست ہیں, اور آپ جو کرتی تھی وہ بھی کرتے تھے, تو آپ سب خوش رہتے تھے. لیکن اب آپ کے لیے ایک کرائیٹیرین ہے. ان کو پتا ہے کہ الحمدللہ آپ کی زندگی میں قرآن آ گیا, اب آپ اچھا کام کریں گی تو وہ آپ کو رول ماڈل بنائیں گے, اور اگر آپ برا کام کریں گی تو بھی آپ کو رول ماڈل بنائیں گے کہ قرآن پڑھنے کے بعد بھی لوگ ایسے ہی رہتے ہیں تو یہ ٹھیک ہی بات ہوگی. تو اپنی ذمہ داری کو محسوس کریں. ایک سوال خود سے کریں, کیا مجھے اپنی ذمہ داری کا احساس ہے؟ کوئی بھی کام کرتے کراتے ہوئے میں اس بات کو نظر میں رکھتی ہوں کہ مجھے دیکھ کر یہی کام کریں گے, اور اگر یہ کام اچھا نہ ہوا تو مجھے بھی ان کے کام میں شامل کر لیا جائے گا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ نفس کا ہر وہ تقاضا ہمارا دبا دے, کل کر دے ہماری تمام ایسی نفسیاتی خواہشات کو, کہ جس کی وجہ سے لوگوں کی نظر میں دین کی بات جو ہے وہ پیچھے ہو جائے, اور اللہ تعالیٰ ہمیں اپنے اوپر وہ پابندیاں بھی لگانے والا بنا دے جو اللہ نے اجازت دی ہے. یہ سمجھ لیجیے گا بات, اللہ بہت سارے کاموں کی اجازت دیتا ہے, لیکن جب آپ دین کے ساتھ جڑتے ہیں نا تو لوگ آپ کو اجازت نہیں دیتے. پھر وہ آپ کے بارے میں نہ جانے کیا کچھ سوچتے ہیں. تو کیا یہ چھوٹی چھوٹی قربانیاں ہم نہیں کر سکتے اللہ کے بارے میں, اللہ تعالیٰ کے دین کے لیے؟ پھر اس کے بعد آگے فرمایا, اگر خوش قسمتی سے اللہ تعالیٰ تمہیں یہ سب کام کرنے کا موقع دے دے, تو اس پہ دکھ کرنے کی بجائے, تکلیف محسوس کرنے کی بجائے خوشی کرو. کیونکہ یا نساء نبی لستن کا حد من النساء ان اتقیتن, اے نبی کی بیویو تم عام عورتوں کی طرح نہیں ہو, اگر تم اللہ سے ڈرنے والی ہو تو دبی زبان سے بات نہ کیا کرو, یعنی دل میں کچھ اور رکھ کے زبان پہ کچھ اور بات نہ کیا کرو. بات کرنے کا سلیقہ سکھایا جا رہا ہے اس آیت میں. ایک عورت غیر مرد سے بات کر سکتی ہے؟ کر سکتی ہے. سیدھا سا جملہ ہوتا کہ عورتوں تم مردوں سے بات ہی نہیں کر سکتی کیونکہ آواز کا پردہ ہے, تو یہ تو بالکل آسان تھا کہنا. کیا کہا؟ دبی زبان سے بات نہ کیا کرو کہ دل کی خرابی کا مبتلا کوئی شخص لالچ میں پڑ جائے. وقلنا قولا معروفا, بلکہ سیدھی صاف بات کیا کرو. اس آیت کی روشنی میں لوگ عورت کی آواز کے پردے پہ سوال بھی کرتے ہیں اور سوال اٹھتے بھی ہیں, تو سمجھ لیجئے کہ نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد کئی سال تک صحابیات, اور خاص طور پہ ازواج مطہرہ, صحابیات کا لفظ کاٹ دیں, نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد کئی سال تک ازواج مطہرات اس دنیا میں وہ کام کرتی رہیں جو اللہ کے نبی نے اپنی زندگی میں کیا, اور وہ کیا تھا؟ لوگوں کو علم دینا. آپ کی بہت ساری شادیاں, جس پہ آگے تھوڑی سی بات ہوگی انشاءاللہ, اس کے اندر ایک حکمت کیا تھی کہ گھر کے اندر رہنے والے لوگ جو ہوتے ہیں وہ آپ سے زیادہ سیکھتے ہیں, جو لوگ باہر سے آتے ہیں تھوڑی دیر چلے جاتے ہیں وہ اس طرح نہیں سیکھتے. تو آپ کی بیویوں کی خوب تربیت ہو چکی تھی, خاص طور پہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ, تو اللہ تعالیٰ نے ان کو آپ کے بعد تقریباً نصف صدی تک علم کے لیے چنا. بہت چھوٹی عمر میں حضرت عائشہ کی شادی کی ایک بہت بڑی حکمت بھی یہ تھی کہ پھر ان کو وقت تو ملے, طبعی عمر تو ہر ایک کی وہی ہے 60-70 سال, تو اللہ کے نبی کی بالکل پاس ایک عورت بچے کی طرح پلے تاکہ اس کی تربیت بھی اللہ کا نبی کرے اور بعد میں وہ لوگوں کو علم دے. اب ہوتا تھا کہ جب صحابہ, بڑے بڑے صحابہ کرام جو تھے, بعد میں بعض کچھ تابعین بھی بعد میں ایسے ہوئے کہ جب ازواج مطہرات سے علم سیکھنے آتے تھے, تو بہت سارے لوگوں کے ذہنوں میں یہ سوال ابھرتے تھے کہ کیا یہ کام ٹھیک ہے, یہ کیا جائے کہ نہ کیا جائے. تو اس کا جواب دیا گیا کہ ہاں بات کی جا سکتی ہے. دیکھیے یہ تو امپاسبل بات ہے کہ آپ کہہ دیں کہ عورت کی آواز سنو ہی نہ. پھر تو اللہ نے فطری طور پہ جیسے آنکھوں پہ ہمارے کچھ نہ کچھ اس طرح کے شٹر رکھے ہوئے کہ نہ دیکھنا چاہے تو بند کرے, تو پھر کانوں کے آگے بھی ضرور کوئی شٹر ہونے چاہیے تھے, اور جو ہی کوئی عورت بات کرے تو مرد کے کان پہ وہ پردہ پڑ جائے. ایسی کوئی بات نہیں ہے. سیدھا سا حکم تھا کہ نہ کرو, آسان ہوتا, لیکن کیا کہا, قلنا قولا معروفا. تو ساری باتوں کا خلاصہ کیا کہ عورت مرد سے بات کر سکتی ہے, وہی طریقہ ہے جو پیچھے سورت نور میں مرد عورت کے آپس میں دیکھنے بات کرنے میں ہوا کہ یغد من افساریم, بول سکتی ہے, بات کر سکتی ہے ضرورت کی, لیکن اس میں نرمی, لوچ اور دل پھینکا پن نہیں ہونا چاہیے. اس طرح کی باتیں نہ ہو کہ کسی مرد کو یہ خیال آ جائے کہ یہ عورت میرے اندر انٹرسٹ لے رہی ہے. تنہائی میں بات نہ ہو, اگر کسی اچھے معروف کام کی بات ہے. اور آپ دیکھیے کہ دنیا کا نظام چل ہی نہیں سکتا, وہ لوگ جو اعتراض کرتے ہیں, میں نے خود دیکھا کہ کسی عورت نے کسی مرد سے یہ سوال پوچھا کہ عورت کی آواز بردہ ہے اور عورت کی آواز کیوں دوسرے مرد سنتے ہیں, تو وہ عورت جو سوال کر رہی ہے یا فون پہ بات کر رہی ہے وہ کس سے بات کر رہی ہے, وہ عالم دین کیا اس عورت کا سوال نہیں سن رہے؟ امپاسبل بات ہے. اصل بات یہ ہوتی ہے کہ ہم دین کے احکامات کو جب مس یوز کرتے ہیں تو غلطی ہے. رہ کے وہ مرد جن کو لگتا ہے کہ ہمارے دل اتنے گندے ہیں کہ کسی عورت کی آواز سے قرآن سن کے بھی دل میں گندا خیال آتا ہے, ان کو تو بات نہیں سننی چاہیے. پھر لوگ فلمیں دیکھتے, گانے سنتے, ایڈورٹائزمنٹ دیکھتے. آج آپ دیکھیے یہاں باہر جائیے اداروں میں, 80 کے 90% کاؤنٹرز پہ آپ کو عورتیں ملتی ہیں. ہمارے مرد شاپنگ بھی کرتے, جاتے بھی, آفیسز میں بھی جاتے, ایئر ہوسٹس دیکھ لیجئے, یہاں سے پاکستان جائیں, ہر کاؤنٹر پہ آپ کو عورت دکھتی ہے. وہاں کوئی بڑے سے بڑا بندہ نہیں بات کرتا, اور جہاں دین کی بات پہ بات آ جائے تو لوگ کہتے ہیں کہ جی یہ عورت کی آواز تو پردہ. یہ صرف ایک تعصب کی بات ہے. آپ یہ نہ کہیں کسی کو مجبور کریں کہ نہیں آپ ضرور سنیں, آپ انہیں کیا اور مردوں کی سن لیں, لیں میں آپ کے لیے ایک مرد کی آواز میں بات لے کے آئی ہوں, اس کو سن لیں. صرف بات یہ ہے کہ جس کو نہیں سننا ہوتا اس کو کسی کی بھی نہیں سننی ہوتی. تو اس کے بعد اب اگلا حکم, پہلا کہ عورت کی بات کرنے کے سٹائل میں, اور اس پہ آپ سب اپنے لیے عمل کی بات لکھیں. جب کسی غیر محرم سے بات کرتی ہوں تو انداز کیا ہوتا ہے؟ کچھ نے پھر اس کو دوسرے اینگل پہ رکھا. دیکھیے, نہ تو لٹھ مار سٹائل ہو کہ بالکل اگلے کی بےعزتی کر دو, اور نہ یہ سٹائل ہو کہ آپ بالکل ہی ان کے ساتھ یعنی کھلی کھلی باتیں کرنے لگے. ہر بندے کو صاف پتا ہوتا ہے کہ جب میں بات کرتا ہوں تو اگلے کے اوپر اس کا کیا حالات آ سکتے ہیں, کیسے ہوتے ہیں. اب اگلا حکم عورتوں کے گھر سے نکلنے کی بات ہے کہ کیا عورت گھر سے بھی نکل سکتی ہے کہ نہیں. تو فرمایا, وقرن فی بیوتکن ولا تبرجن تبرج الجاہلیت الاولى, اپنے گھروں میں ٹک کر رہو اور سابق دور جاہلیت کی سجدج نہ دکھاتی پھرو. بس آپ اتنی آیت کو قرآن سے پڑھیں, بلکہ رک جائے, مجھے ادھر رکنا چاہیے, تو وقر نہ فی بیوتکن, قرآن کی آیت ہے, گھروں میں بیٹھی رہو, ختم. ہمیں حدیث کو نہیں ماننا, نعوذ باللہ, ہم نہیں مانتے حدیثیں کیا ہوتی ہیں, تو کیا کریں اس آیت پہ عمل؟ کیا پتہ چل رہا ہے کہ عورت گھر سے نکل ہی نہیں سکتی؟ جس گھر میں ایک بچی پیدا ہوگی موت تک اسی گھر میں رہے گی, اور اس کی ادھر سے جنازہ جائے گا. حدیث کی اہمیت سمجھیں اس آیت سے. نبی صلی اللہ علیہ وسلم کی حدیث کی روشنی میں دیکھیں گے کر نفی بیوتی کن سے کیا مراد ہے. کیا عورت نکل سکتی ہے؟ بالکل نکل سکتی ہے, چند شرائط ہیں. خود اللہ کے نبی صلی اللہ علیہ وسلم کی بیویاں میدان دیکھیں, جنگوں تک میں تو آپ کے ساتھ جاتی تھی, قرعہ ڈالا جاتا تھا, آپ ان کو ساتھ لے کے جاتے تھے. حج عمرے پہ عورت جا سکتی ہے, اپنے ماں باپ کو ملنے کے لیے جا سکتی ہے, کوئی بیمار ہے تو اس کی عیادت کو جا سکتی ہے, کسی کی ہیلپ کرنی ہے تو جا سکتی ہے. حضرت عمر ایک دفعہ گشت پہ تھے اور راستے میں ایک دیکھا کہ ایک مرد ہے تو اس کی بیوی کو درد ذہ لگے ہوئے ہیں. حضرت عمر گھر گئے, اپنی بیوی کو ساتھ لیا, ان کو طب آتی تھی تھوڑی سی, اور کہا اس کی ہیلپ کرو, اور انہوں نے بچے کے پیدا ہونے میں ان کی ہیلپ کی. ابھی حضرت عمر نے کیا جن کی غیرت اتنی تھی کہ عورتوں کے معاملے میں بہت سنجیدہ تھے. تو یاد رکھیے کہ یہ ممکن نہیں کہ عورت گھر میں رہے مستقل, لیکن شرائط ہیں اس کی, وہ ڈیٹیل سے ہم پڑھتے ہیں. 9 بڑی بڑی شرطیں ہیں جس میں بہت ساری چیزیں کامن ہیں کہ عورت اتنی بھی بولڈ نہ ہو جائے کہ آدھی آدھی رات کو گھروں سے باہر نکلتی رہے اور اس کو مرد کی پرواہ نہیں, اور عورتیں جو ہیں وہ ایک ایک مہینہ جو ہے وہ دوسرے شہروں اور دوسرے ملکوں میں جا رہی ہیں اور آ رہی ہیں. تو اس کے لیے عورت کو جو سکھائی گی سب سے پہلی بات ادھر وہ کہ ولا تبرج نہ تبرج الجاہلیت الاولى, کہ عورت ایسی سجدت کر کے نہ باہر جائے جو پرانے دور کی عورتیں کرتی تھیں. یعنی عورت جائے باہر لیکن چمک دمک نہ دکھائے. دور جاہلیت کی بات ادھر ہوئی ہے تو تبرج لفظ کو سمجھ لیں, برج لفظ سے آئیے. برج کہتے ہیں اونچی چیز کو, ٹاور کو. کوئی بھی برج ذہن میں ہے تو کیا آتا ہے؟ بہت بلند عمارت. تو تبرج کس کو کہتے ہیں؟ اس کی مختلف قسم کی تعریفیں مفسرین نے کی, جس میں ایک کیا کہ عورت کا ہار اور بندے ظاہر کرنا. عرب عورتیں کس طرح سے سر کے اوپر دوپٹہ لیتی تھیں کہ پورے بالوں کو اس طرح سے لپیٹ کے اور پیچھے چٹیاں میں اس طرح کھولتی کہ کانوں کے بندے بھی دکھتے اور گلے کا ہار بھی نکلتا, اور یہ اس دور کی لونڈیوں کا رواج تھا کہ ایسا نہ کرو. تو یاد رکھیے کہ ایک عورت آرائش کر سکتی ہے، زیبائش بھی کر سکتی ہے، لیکن اپنی آرائش کو باہر پیش نہیں کر سکتی. اب یہاں صرف اتنی بات ہے، آگے جہاں یتنین علیہ ہن آئے گا تو اس بات کو پھر سمجھیے گا کہ ایک عورت کو اللہ تعالیٰ نے کیوں چھپا کر رکھا. اور جس چیز کو آج ہم ماڈرنزم کہتے ہیں، اسلام اس کو جاہلیت الاولیٰ کہتا ہے. اللہ تعالیٰ کی یہ سنت ہے کہ وہ مختلف چیزوں کو کیسے پیش کرتے ہیں. پھر دوسرا کام، واقیمن الصلاۃ، نمازیں قائم کرو، یعنی باہر جا جا کے اپنی نمازوں کو ضائع نہ کر دو. پوچھئے ذرا خود سے. اور وہ سب بہنیں جو ڈرائیونگ کرتی ہیں، میں آپ سب کو ایک چھوٹی سی نصیحت کروں گی کہ ڈرائیونگ آپ نے جس مقصد کے لیے سیکھی تھی بس اس پہ رک جائیں. اور ایک وقت وہ آ جاتا ہے کہ گھر میں مرد ہوتے ہیں اور عورتیں راتوں کو بھی ڈرائیو کر رہی ہوتی ہیں. یہ ظلم ہے. آپ اپنے مردوں کو خود مردانگی سے محروم کر دیتے ہیں، ان کے حصے کے کام بھی خود کرتے ہوئے. سپورٹ دیجئے، آپ کے مرد کام پہ ہیں، آپ کو بچے کو اسکول سے لانا ہے، چھوڑنا ہے، مسجد میں آنا ہے. اول تو اتنے تردد کی ضرورت ہی نہیں ہوتی کہ الف باتا پڑھانے کے لیے بچے کو آپ مسجد میں لے جائیں. آپ خود پڑھی لکھی ہوں، آپ خود بچے کو پڑھا سکتی ہیں. لیکن فی زمانہ وہ کام جو آپ کے شوہر کر ہی نہیں سکتے، اس میں تو ان کا بھرپور ساتھ دیں. لیکن ان کو ہر چیز سے آزاد کر کے آپ گھر سے باہر اور میاں گھر میں، کتنے فتنے اس سے پیدا ہو گئے. اور نقصان کس نے اٹھایا؟ پھر عورت نے اٹھایا. کہا گھر سے نکلو لیکن اس کے اندر تمہاری نمازیں نہ جائیں. تو سوال کیجئے، کیا ڈرائیونگ کی وجہ سے میری نماز لیٹ ہوتی؟ ضائع نہیں ہوتی. تو یہ تو میں 100% یقین سے کہہ سکتی ہوں کہ لیٹ ضرور ہوتی ہیں. ایک جگہ سے آتی ہیں تو دوسری بات تیار ہے، دوسرے کو لے کے جا رہے ہیں تو ادھر جا رہے ہیں، اب گروسری بھی انہوں نے خریدنی، اور جاتے ہیں گھر میں آخری وقت پہ جا کے پھر کھانے میں لگ گئے اور نماز چار ٹھونگوں میں پڑھ لی. یہ دونوں کا تربت ہے آپس میں. جب ہم نعمتوں کو مس یوز کرتے ہیں تو اسی طرح ہوتا ہے. وآتین الزکاۃ، اور زکوٰۃ دو. اس سے پتہ چلتا ہے کہ عورتیں اپنی زکوٰۃ خود دیں گی. یہ حکم لکھ لیں، یہ مؤنث کے صیغے میں. عورت کا زیور، عورت کے پاس پیسے، عورت کی کوئی ایسی چیز جو اس کے پاس ایک سال تک رہتی ہے اور وہ قابل فروخت ہے، اور وہ اس نے کسی بھی انویسٹمنٹ کے نام پہ یہ رکھی ہے، تو اس کی زکات عورت دے گی. کہاں لکھا ہے؟ یہاں لکھا ہے. واتین اللہ و رسولہ، اور اللہ اور اس کے رسول کی اطاعت کرو. یہ سارے کام کر کے پھر اطاعت کرو. جی، زندگی گزارنے کے طریقے، اللہ نے جو پابندیاں لگائی ہیں اس کو قبول کرو. آپ اپنے آپ کو مرد نہ بنا دو. آپ دیکھیں کہ نعتوں کو پڑھنے کے بعد تو کوئی گنجائش نہیں رہتی کہ عورتیں اس طرح سے مردوں والے کپڑے پہن کر اور اپنی نمائش کرتی بھی پھریں دنیا میں. یہ تو بالکل عقل میں بات ہی نہیں آتی. لیکن آج افسوس کی بات یہ ہے کہ ہم سب کو ماڈرن ہونے کے شوق نے اتنا زیادہ بولڈ کر دیا کہ ہم نے تو اپنا عورت پن بھی کھو دیا. بعض اوقات کا انما یرید اللہ لیسخبان کم اور اہل البیت، اللہ تو یہ چاہتا ہے کہ تم اہل بیت نبی سے گندگی کو دور کرے اور تمہیں پوری طرح پاک کر دے. یعنی تم پہ یہ جو پابندیاں اللہ لگا رہا ہے، یہ تمہارے فائدے کی ہیں. عورت سارا وقت باہر ہے اور ہو بھی بے حجاب اور بے اپنے آپ کو پورے ایکسپوجر میں رکھے تو فتنے تو آئیں گے، گندی نظریں تو گھروں میں پڑیں گی. یاد رکھو اللہ کی آیات اور حکمت کی ان باتوں کو جو تمہارے گھروں میں پڑھی جاتی ہیں، اس کو ہائی لائٹ کیجیے. وز کرنا، اس پہ مفسرین بہت طویل بات کرتے ہیں کہ یہ نبی کی بیویوں کے ناطے ایک حکم تھا. وز کرنا، ذکر کرو. کون سا ذکر ہے؟ پڑھنا پڑھانا. اللہ کے نبی کے گھر میں چونکہ قرآن کی آیتیں نازل ہوتی تھیں، تو نبی صلی اللہ علیہ وسلم کی عادت کیا تھی کہ جو قرآن کا حصہ نازل ہوتا تھا اس کو اپنے صحابہ کے ساتھ شیئر کرتے تھے. اسی طرح آپ کی بیویوں کو حکم دے دیا گیا کہ اس قرآن کو پڑھنے پڑھانے کا اہتمام کرو. اور یہ وز قرنا پہ عمل میں حضرت نبی صلی اللہ علیہ وسلم کے بعد آپ کی بیویوں نے کئی سال تک اپنی زندگی کے آخری دنوں تک عمل کیا. اس پہ بات کی جاتی ہے کہ عورتیں دین کا کام کریں. دیکھیے پیچھے بات ہوئی نا، عورت گھر میں رہے، کئی سوال ابھرے ہوں گے ذہنوں میں کہ پھر جاب کرنی پڑے تو کیا کریں، یا اگر عورت کے اوپر کوئی ایسے حالات پڑ جائیں تو کر سکتی؟ کر سکتی ہے. بہترین جاب اگر کسی عورت کو کرنی پڑے بعد میں تو وہ ٹیچنگ کی ہے، یا بچوں کو پالنا. آپ دیکھیے کہ عورت کی فطرت کے اندر بچوں کی تربیت ہے. اور جتنی اچھی ٹیچر عورت ہو سکتی ہے، مرد نہیں ہو سکتے. یہ آپ کو ماننا پڑے گا، کیونکہ ٹیچر بننے کے لیے صبر، حوصلہ، نرمی، چاشنی بہت چاہیے. مردوں میں اتنا بعض دفعہ ٹالرنس نہیں ہوتا. اللہ تعالیٰ نے یہاں یہ بات کر کے ہم سب کو سبق دے دیا کہ اگر تمہیں کوئی کہے کہ یہ تم عورتیں کیوں پڑھتی ہو، تم کیوں پڑھاتی ہو، تو اللہ نے کہا تم پڑھو. دیکھیے جب ماں کی گود میں بچہ ہے اور ماں پڑھتی ہے اور پڑھاتی ہے، کیا وہ بچہ نہیں پڑھ جائے گا؟ کل کی ماں پڑھتی پڑھاتی تھی تو بچہ بھی پڑھتا تھا. آج کی ماں ویران ہو گئی، بنجر ہو گئی، تو بچے بھی پیچھے ہو گئے. پھر فرمایا ان اللہ کان لطیفا خبیرا، اور وہ باتیں جو تمہیں سنائی جاتی ہیں اس کا ذکر کرو، بے شک اللہ لطیف اور بخبر ہے. ان المسلمین والمسلمات والمومنین والمومنات، بالیقین جو مرد اور جو عورتیں مسلم ہیں، پوچھیے یہ چیک لسٹ اب میری اور آپ کی، جو مسلم ہیں، مومن ہیں، متی فرمان ہیں اور راست باز ہیں، کہاں میں ہوں اور کہاں نہیں ہوں، یس نو لگاتے جائیں. والصابرین والصابرات والخاشعين والخاشعات، صابر ہیں اور اللہ کے آگے جھکنے والے ہیں، صدقہ دینے والے ہیں، روزہ رکھنے والے ہیں، اپنی شرم گاہوں کی حفاظت کرنے والے ہیں. یعنی دیکھیں میل اینڈ فیمیل دونوں کی باتیں ہیں. والحافظات والذاکرین اللہ کثیرا والذاکرات، اور اللہ کو کثرت یاد کرنے والے ہیں. اتنے کام کرو، کتنے ہیں ٹوٹل؟ میرا خیال 9 چیزیں ہیں، 7 ہیں، چلیے 7 سے 9 چیزیں ہیں. اتنے کام کرو گے تو عد اللہ لہم مغفرہ، اللہ نے ان کے لیے مغفرت، اللہ سبحانہ تعالیٰ نے ان کے لیے مغفرت اور اجر عظیمہ، بہت بڑا اجر مہیا کیا. ڈھونڈیں اپنے اندر خود احتسابی، کیا یہ ساری صفات میرے اندر ہیں؟ کیا یہ جو کام اللہ تعالیٰ نے کہے یہ میرے اندر موجود ہیں؟ دیکھیے اس چیز کو سمجھ جائیں گے تو ساری باتیں آسان ہوں گی. آج بہت ساری چیزیں ہماری زندگی میں کیوں نہیں آ پاتی؟ کیونکہ پہلے مرحلے طے نہیں ہوتے. اگر یہ ایمان کے درجے آ گئے ہیں تو الحمدللہ بڑے سے بڑے حالات میں ایک عورت اپنے دین کو بھی لے لے گی اور ساتھ ہی ساتھ دنیا بھی چلاتی رہے گی. پھر فرمایا، اب حضرت نبی صلی اللہ علیہ وسلم کے حضرت زینب کے ساتھ نکاح کی بات ہے، تھوڑا سا سمجھ لیجئے اس بات کو تاکہ بات سمجھائیں گے. نبی صلی اللہ علیہ وسلم کا ایک منہ بولا بیٹا تھا زید، جو اصل میں حضرت ختیجہ کے غلام تھے. شادی کے موقع پہ انہوں نے تحفے میں اللہ کے نبی کو دیے. آپ نے ان کو آزاد کر کے کہا کہ آج سے تو میرا بیٹا ہے. اس دور کا رواج تھا، لوگ ان کو زید بن محمد کہنے لگے. معروف ہو گئی بات، ٹھیک ہے، ختم ہو گئی. جب وہ بڑے ہوئے کچھ زیادہ، یعنی جب ان کی شادی کی عمر ہوئی، تو نبی صلی اللہ علیہ وسلم نے ان کا نکاح اپنی پھوپھی زاد بہن سے کیا. حضرت زینب اعلیٰ خاندان کی خوبصورت عورت تھی، دل سے نہ حضرت زینب خوش تھی اس نکاح پہ اور نہ ان کے گھر والے، لیکن اس کے باوجود دیکھیں اللہ کے نبی کے آگے نہیں بولے. یہ اس دور کا ایک پروٹوکول تھا. شادی ہو گئی لیکن دونوں کی بات بن نہ سکی. زینب بھی بہت اچھی صحابیہ تھیں، بہت نیک خاتون تھی، زید بھی آف کورس بہت اچھے تھے، لیکن دو اچھی چیزیں بھی کبھی ساتھ نہیں چلتی. نقصان کیا ہوا کہ دونوں کے بیچ میں کھٹ پٹ رہی. حضرت زینب کو یہ کار آتی تھی کہ میرا شوہر غلام ہے، کیونکہ اس دور میں خاندان کو بہت اہمیت دیتے تھے. قصہ مختصر کے حالات ایسے بگڑنے لگے کہ بات طلاق تک آ گئی. جب طلاق تک بات آئی تو اللہ کے نبی کو وحی کے ذریعے سے یہ بات بتا دی گئی کہ جب زینب کو طلاق ہو جائے گی زید سے، تو پھر آپ کو زینب سے نکاح کرنا پڑے گا. اور یہ بالکل ایسے ہی جیسے آج کے دور میں کسی سے کہا جائے کہ آپ کو اگلے سال اپنی بہو کے ساتھ نکاح کرنا پڑے گا، کیونکہ اس دور میں منہ بولے بیٹے کی بیوی سگی بہو تھی. اور اتنا بڑا یہ شوشہ تھا، اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کے ذریعے سے یہ رسم توڑنا چاہتے تھے کہ منہ بولے بیٹے اپنے بیٹے نہیں ہوتے. اب یہ ساری باتوں کو سنی اگلی آیتوں کی روشنی میں، کچھ چیزیں ساتھ ساتھ چلیں گی. وما کان للمؤمن ولا مؤمنۃ اذا قضى اللہ، کسی مومن مرد اور کسی مومن عورت کو یہ حق نہیں ہے کہ جب اللہ اور اس کا رسول، سوچیے اللہ اور رسول دونوں کی بات ساتھ آ گئی، یعنی دونوں معاملے ایک ساتھ ہیں، جب اللہ اور اس کا رسول کسی معاملے کا فیصلہ کر دے تو پھر اسے اپنے معاملے میں خود فیصلہ کرنے کا اختیار حاصل رہے، اور جو کوئی اللہ اور اس کے رسول کی نافرمانی کرے تو وہ یہ صریح گمراہی میں پڑ گیا. چھوڑ دیں زید کو، چھوڑ دیں زینب کو، اپنے اوپر لے آئے. کتنے صریح حکم ہم قرآن میں پڑھتے آئے اور آج بھی پڑھیں گے آگے. اس کے بعد چوائس ہے، چوں جاں ہاں ہوں لالی نہیں نہیں، دلیل فرض سنت نفل کیا ہے؟ جب اللہ نے آپ کے لیے پردہ چوز کر لیا تو آپ بے پرد کیوں ہیں؟ جب اللہ نے آپ کے لیے تبرج کو حرام کر دیا باہر مردوں میں، تو آپ کیوں تبرج کے ساتھ جاتے ہیں؟ سوچنے کی بات ہے. 3 سیکنڈ غور کر کے دیکھیے، کیا جب دین کا واضح حکم میرے سامنے آتا ہے، دیکھیے اگر آپ ایک دفعہ واضح حکموں پہ عمل کرنا تو شروع کریں. چلے کچھ چیزوں میں آپ کو لگتا ہے نا کنٹرڈکشن ہے، دس اینڈ دیٹ، اس کو پیچھے کر کے پہلے اپنے آپ سے یہ تو پوچھئے کہ جو کلیئر کٹ احکامات ہے اس پہ عمل میرا ہو گیا پورا؟ حرام کا لفظ، یمح کا لفظ، اور اسی طرح سے آپ دیکھیے کہ اللہ کی طرف سے لڑائی اور جنگ کا لفظ، جن کو وہ باتیں نہیں سمجھ آئیں تو ان کو یہ چھوٹی چھوٹی باتیں کہاں سمجھ آئیں گی جو بات میں شروع ہوتی ہیں. وَإِذْ تَقُولُ لِلَّذِي أَنْعَمَ اللَّهُ عَلَيْهِ، اور نبی یاد کرو وہ موقع جب تم اس شخص سے کہہ رہے تھے، کس سے؟ نیچے لکھ لیجئے زید سے، جس پر اللہ نے اور تم نے احسان کیا تھا کہ اپنی بیوی کو نہ چھوڑو اور اللہ سے ڈرو، یعنی آپ زید کو کہہ رہے تھے کہ ان کو طلاق نہ دیں، اس وقت تم اپنے دل میں وہ بات چھپائے ہوئے تھے جسے اللہ کھولنا چاہتا تھا۔ اللہ اکبر، دیکھیں نبی کے دل میں بھی کیا خیال تھا، اللہ نے قرآن میں سب کے سامنے کھول دیا، یہ بھی اللہ کے نبی کا ایک امتحان تھا۔ وتخشى الناس، اور تم لوگوں سے ڈر رہے تھے، سمجھ آ رہے نا کیا ڈر تھا، حالانکہ اللہ اس کا زیادہ حقدار ہے کہ تم اس سے ڈرو۔ خود سے پوچھئے، خاندان سے زیادہ ڈرتی ہوں کہ اللہ سے زیادہ ڈرتی ہوں؟ برادری کا زیادہ خوف ہے کہ اللہ کا خوف ہے؟ باتوں کا ڈر زیادہ ہے یا اللہ کا ڈر ہے؟ پھر جب زید اس سے اپنی خواہش پوری کر چکا، اشارہ ہے نکاح یعنی شادی کے بعد کے تعلق کی طرف، کہ جب زید اس عورت سے اپنی حاجت پوری کر چکا تو ہم نے اس متعلقہ خاتون کا تم سے نکاح کر دیا، اس کو ہائی لائٹ کر رہے، زوجنا کہا، آپ کی یہ شادی زمین پہ نہیں ہوئی تھی، آسمان پہ نکاح پڑھایا گیا تھا، ڈائریکٹ آپ کو حکم دیا گیا کہ آپ اپنی بیوی کے پاس جا سکتے ہیں، اس کی طرف اشارہ ہے۔ اور یہ فخر کیا کرتی تھی حضرت عائشہ، اور ان کی آپس میں بڑی بات چلتی تھی، حضرت عائشہ کہا کرتی تھی کہ تمہیں پتا کہ میں وہ ہوں کہ جن کی تصویر آپ کو شادی سے پہلے دکھائی جاتی تھی، جبرائیل علیہ السلام نے سبز ریشم میں لپٹی ہوئی آپ کی تصویر دکھائی تھی، حالانکہ اللہ کے نبی نے حضرت عائشہ کو دیکھا ہوا تھا، بچپن سے ان کو دیکھتے تھے، لیکن ایک قسم کا سمبل تھا کہ یہ اب آپ کی بیوی بنے گی۔ تو حضرت عائشہ جب یہ بات فخر سے کہتی تھی تو پھر حضرت زینب کہا کرتی تھی، ہوں تمہاری تو تصویر دکھائی تھی، میرا تو نکاح آسمان پہ ہوا تھا، یہ کتنے بڑے مان کی بات تھی، تو اسی کی طرف اشارہ ہے۔ پر کیوں دنیا میں کیوں نہیں ہوا؟ اس لیے کہ ہونے کس نے دینا تھا، وہاں تو پولیس کھڑی کر لی جاتی کہ یہ دیکھو سسر اپنی بہو کے سے نکاح کر رہا ہے۔ لوگ ایسی چیزوں پہ مرنے مرنے کو پڑ جاتے ہیں حالانکہ کئی فرائض ان کی زندگی سے چھٹے ہوتے ہیں۔ تو فرمایا ہم نے ایسا کیوں کیا؟ تاکہ مومنوں پر اپنے منہ بولے بیٹوں کی بیویوں سے نکاح کرنے پر کوئی جی تاکہ مومنوں پر اپنے منہ بولے بیٹوں کی بیویوں کے معاملے میں کوئی تنگی نہ رہے جبکہ وہ ان سے اپنی حاجت پوری کر چکے ہوں، اور اللہ کا حکم تو عمل میں آنا ہی تھا۔ نبی پر ایسے کسی کام میں کوئی رکاوٹ نہیں جو اللہ نے اس کے لیے مقرر کر دیا ہو، یہی اللہ کی سنت ان سب انبیاء کے معاملے میں رہی جو پہلے گزر چکے، اور اللہ کا حکم ایک قطعی طے شدہ فیصلہ ہے، یہ اللہ کی سنت ان لوگوں کے لیے جو اللہ کے پیغامات پہنچاتے ہیں اور اسی سے ڈرتے ہیں۔ کتنا مشکل امتحان تھا اللہ کے نبی کا، اور ایک اللہ کے سوا کسی سے نہیں ڈرتے، اور محاسبے کے لیے تو اللہ ہی کافی ہے۔ لوگوں محمد تمہارے مردوں میں سے کسی کے باپ نہیں مگر اللہ کے رسول اور خاتم النبیین ہیں، اور اللہ ہر چیز کا علم رکھنے والا ہے۔ یہاں وہ لے پالک بیٹے کا موضوع پورا ہوا، اور ایک دوسری آپ کی حیثیت بتا دی، اور وہ کیا کہ آپ کے اوپر نبوت کا تاج ختم کیا گیا۔ متفق فیصلہ کہ اللہ کے نبی خاتم النبیین، اور خاتم کا لفظ یہاں کس معنی میں؟ سیل کے معنوں میں۔ بعض لوگوں نے آج اتنے سال گزرنے کے بعد اللہ کے نبی کے خاتم النبی کو سیل کی بجائے سٹیمپ کے معنی میں لیا، اور بڑی بڑی روایتیں دیکھیں آج اس سے مسلمانوں کا ایک بگڑا ہوا فرقہ بن چکا جو اپنے آپ کو خود اس نام سے پکارتے ہیں، اور وہ کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے بعد پھر نبی آ سکتے ہیں، اور ان کے خیال میں وہ مرزا غلام رضا قادیانی جو ہے وہ نبی بھی تھے۔ اس کے اوپر میں نے پچھلے سال کچھ چیزیں پڑھ کے سنائی تھی، اگر آپ کا دل چاہے تو اس میں سن لیں، لیکن اس بات کا خلاصہ کیا ہے کہ ایک اللہ کے نبی کو اگر آج کوئی خاتم النبی نہیں مانتا تو یاد رکھیے اس کے اسلام چھوڑنے پہ کسی قسم کا شک نہیں۔ نبی صلی اللہ علیہ وسلم کی زندگی میں کچھ لوگوں نے جھوٹی نبوت کے دعوے کیے تھے، بلکہ آپ کو ایک خواب دکھایا گیا تھا اور آپ نے کہا تھا کہ میرے بعد 30 جھوٹے کذاب پیدا ہوں گے، تو اگر تم میں سے کوئی ان کے پیچھے لگے گا تو اپنے دین کو ختم کرے گا۔ بہرحال آج مسلمانوں کے اندر ایک ایسا فرقہ موجود ہے، ان کی کتابوں کے حوالے ہیں، اگر آپ میں سننا ہو کسی کو اس موضوع پہ ڈیٹیل چاہیے ہو تو آپ لوگ پچھلے سال سنیں، میں نے کچھ چیزیں بتائی تھی کہ وہ خود اپنی کتابوں میں کہتے ہیں اس بات کو کہ نبی صلی اللہ علیہ وسلم کے بعد ہمارے یہ نبی آئے، اور نعوذ باللہ حضرت عیسیٰ کی جگہ انہی کے آنے کی باتیں تھیں۔ آپ دیکھیے کہ اس سارے بگاڑ کو ہم ختم کیسے کریں، جھگڑوں سے، لڑائیوں سے، کافر کہہ کے نہیں، علم کو عام کر کے۔ جتنا قرآن کے ساتھ حدیث کو لیں گے اتنا علم عام ہوگا۔ 100 سے زیادہ حدیثیں تواتر کے درجے کی ہیں کہ حضرت عیسیٰ علیہ السلام دنیا میں واپس آئیں گے، پھر ان کی شادی ہوگی، پھر وہ اپنی طبعی موت مریں گے، اس کے باوجود ساری وہ حدیثیں لوگوں نے کہہ دیا وہ مسیح مسیح ہیں، اور خود کو ذلی نبی کہلوایا اور کہتے ہیں کہ عیسیٰ کی اب ضرورت نہیں ہے کیونکہ میں آ چکا ہوں. تو فرمایا کہ آج آپ سب بھی خود بھی اپنے اوپر رکھیں. دیکھیے نبی صلی اللہ علیہ وسلم کے بعد اگر کسی نبی کے آنے کی گنجائش نہیں ہے تو پھر آپ کے بعد کسی انسان کی بات کو اللہ کے نبی کی بات سے بڑھا کر اس کے فتوے پہ صحیح حدیث کو جھٹلانا کہاں تک آتا ہے. بہت اہم آیت ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمارا اس پر عمل پورا کر دے. یا ایھا الذین آمنوا اذکروا اللہ ذکرًا کثیرًا. نوٹ کریں ذکر کی آیت ہے. اے لوگوں جو ایمان لائے ہو اللہ کو کثرت سے یاد کرو. کرتے ہیں کیسے؟ کروں تسبیح پکڑوں، وضو کروں، قبلہ کی طرف منہ کروں، جائے نماز بچھاؤں؟ نہیں. اٹھتے بیٹھتے قیام وقعودا علی جنوبہم. کسی کو یاد کرنے کے لیے ضرورت تو نہیں ہوتی کہ اس کو کسی پروٹوکول سے یاد کیا جائے. ہر حال میں یعنی اللہ کا کثرت سے ذکر کرو اور صبح و شام اس کی تسبیح کرتے رہو. ھو الذی یصلی علیکم وملائکتہ. وہی ہے جو تم پر رحمت فرماتا ہے اور اس کے ملائکہ تمہارے لیے دعائیں رحمت کرتے ہیں تاکہ وہ تمہیں تاریکیوں سے روشنی میں نکال لائے. اور وہ مومنوں پر بہت بہت مہربان ہے. جس روز وہ اس سے ملیں گے ان کا استقبال سلام ہم کر رکھا ہے. اللہ اکبر. کتنی خوبصورت آیتیں ہیں. نبی کی کیا شان ہے کہ فرشتے بھی رحمت کی دعائیں کرتے ہیں. تو آج ہم اللہ کے نبی کے اوپر کیوں یہ باتیں نہیں کر سکتے؟ تو اللہ کے نبی صلی اللہ علیہ وسلم پر درود پڑھنا، آپ پہ سلام بھیجنا ایک مسلمان کا حسن ہے. یا ایھا النبی انا ارسلناک شاہدا ومبشرا ونذیرا. اے نبی، ہم نے آپ کو بھیجا گواہ بنا کر، بشارت دینے والا اور ڈرانے والا بنا کر اللہ کی اجازت سے. یہ آپ کے سب مقام تھے. آپ کو کبھی کو پوچھے کہ اللہ کے نبی کی کیا حیثیت تھی، تو یہ چاروں حیثیتیں لکھی ہوئی ہیں. ساری زندگی اسی پہ آپ نے گزارا کر دیا اور لوگوں کو اللہ کی طرف بلاتے بھی رہے، برے کاموں پہ روکتے اور اچھے کاموں کی خوشخبریاں بھی دیتے رہے. لیکن یاد رکھے، آپ نے انگلی پکڑ کر لوگوں کو ہدایت کی شارہ پر نہیں ڈالا. جو نہیں آیا اس کا اپنا نصیب تھا. اللہ کے نبی بہرحال ایک شاہد بن کے رہے. بدائن اللہ بِإِذْنِهِ وَسِرَاجًا مُنِيرًا. اور اللہ کے حکم سے اس کی طرف دعوت دینے والا بنا کر اور روشن چراغ بنا کر. آج افسوس کی بات ہے، اسی روشن چراغ کی روشنی سے امت مسلمہ دور ہے. چراغ ہو اور آپ اس کو بجھا دیں، اس پہ کپڑا ڈال دیں. آج اگر ہم اللہ کے نبی کی شخصیت لوگوں تک سامنے کھول دیتے نا، تو یقین کریں آج پوری دنیا کے ورلڈ لیڈر اور ایک خاموش ہیرو جو تھے وہ محمد صلی اللہ علیہ وسلم ہوتے. لیکن ہمیں تو کام بھی تو بہت سارے ہیں. خود سے پوچھئے جو کام اللہ کے نبی نے کیے، آج کتنے پرسنٹ مسلمان یہ کام کرتے ہیں؟ چار لوگ کریں لوگ ان کو تبلیغی کہنے لگ جاتے ہیں. کوئی چار لوگ وہ کام عملی طور پہ کریں کہ جو اللہ کے نبی نے مکہ میں کیا، لوگ ان کو وہابی کہنے لگ جاتے ہیں. کسی کو کچھ کہتے ہیں، کبھی کسی کو کچھ کہتے ہیں. اللہ اس سوئی بھی امت کو جگا دے. اپنے اندر ایمان کا درد پیدا کر کے دعا کریے کہ اللہ آج ہم مسلمانوں کی حالت کو بدل دے. اگر حالت بدلے گی تو کیا ہوگا؟ کہا بشارت دے دو ان لوگوں کو جو تم پر ایمان لائے ہیں کہ ان کے لیے اللہ کی طرف سے بڑا فضل ہے، اور ہرگز نہ دبو کفار اور منافقین سے. ہائی لائٹ کریں گے، مت ان کے پریشر میں آؤ. کوئی پرواہ نہ کرو ان کی اذیت رسانی کی، اور بھروسہ کر لو اللہ پر، اور اللہ ہی اس کے لیے کافی ہے کہ آدمی اپنے معاملات اس کے سپرد کر دے. 3 سیکنڈ تک اپنے آپ کو ریلیکس کریں، سب تفکرات، پریشانیاں، اندیشے ذہن میں لائیں اور کہ اللہ میں نے سب تیرے حوالے کیے. اللہ میرے سارے کام، میرے ہم، میرے غم، میرے سب کام تیرے حوالے. اللہ تعالیٰ ہمیں پورا دینے والا بنائے. ہم پتہ کرتے کہ دیتے اللہ کو ہیں، پھر اس کا ایک سرا اپنے ہاتھ میں بھی رکھ لیتے ہیں. ہمارا خیال ہوتا ہے کہ اللہ سے چلو تھوڑا تھوڑا ہم بھی تو ہاتھ میں رکھیں. تو جب تک پورا معاملہ اللہ کے ہاتھ نہ کریں، تھوڑا سا دینے کا بھی زیادہ فائدہ زندگی میں نہیں ہوتا. اور اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اس کی توفیق عطا فرمائے. پھر فرمایا ایھا النبی انا احللنا لک ازواجک. اے نبی، ہم نے تمہارے لیے حلال کر دی تمہاری وہ بیویاں جن کے مہر آپ نے ادا کیے ہیں. اب آگے سب احکامات جو ہیں وہ خاص طور پہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی نہیں، نجی زندگی کے معاملات سے متعلق ہے. اور فرمایا وما ملکت یمینک. اور وہ عورتیں جو اللہ کی عطا کردہ لونڈیوں میں سے تمہاری ملکیت میں آئیں، اور تمہاری وہ چچا زاد اور پھوپھی زاد اور مامو زاد اور خالہ زاد بہنیں جنہوں نے تمہارے ساتھ ہجرت کی، اور وہ مومن عورت جس نے اپنے آپ کو نبی کے لیے ہبا کر دیا ہو، اگر نبی انہیں اپنے نکاح میں لینا چاہے، یہ رعایت خالصتاً آپ کے لیے ہے دوسرے مومنوں کو چھوڑ کر. یعنی اللہ کے نبی کو عام مردوں سے زیادہ نکاح کرنے کی اجازت تھی، اسی کی اشارہ. ہم کو معلوم ہے کہ عام مومنوں پر ان کی بیویوں اور لونڈیوں کے بارے میں ہم نے کیا حدود قائم کر رکھے، کیا ہیں؟ سورۃ نساء میں پڑھ چکے، زیادہ سے زیادہ 4 بیویاں. آپ کو ان حدود سے ہم نے مستثنی کیا ہے، کیوں؟ تاکہ آپ کے اوپر کوئی تنگی نہ رہے. دیکھیں، اللہ کے نبی کو اللہ تعالیٰ نے کچھ رخصتیں دی تھی، اس کے باوجود بھی آپ نے اپنی بیویوں کے ساتھ عدل اور انصاف کیا. آپ کو پوری آزادی تھی کہ آپ اپنی بیویوں کے ساتھ رہیں، ایک کے ساتھ زیادہ رہیں، کم رہیں، لیکن آپ نے انصاف کی بجائے، یعنی آپ نے پھر بھی رخصت کی بجائے وہ چیز قبول کی جو کہ عدل کا بھی تقاضا تھی. تو اس میں اللہ تعالیٰ بتا رہے ہیں کہ جب بہت بڑی قربانیاں بندہ دے چکتا ہے تو اس کے بعد پھر بہت سارے معاملات اللہ تعالیٰ اس کے ساتھ نرمی کے بھی کر دیتا ہے، کیونکہ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا، اللہ بخشنے والا اور مہربان ہے. تُرْجِي مَن تَشَاءُ مِنْهُنَّ وَتُؤْوِي إِلَيْكَ مَن تَشَاءُ، آپ کو اختیار دیا جاتا ہے کہ اپنی بیویوں میں سے جس کو چاہو اپنے پاس رکھو، جس کو چاہو اپنے سے الگ رکھو، اور جسے چاہو اپنے ساتھ رکھو، اور جسے چاہو الگ رکھنے کے بعد اپنے پاس واپس بلا لو. اس معاملے میں تمہیں کوئی مذائقہ نہیں. یہاں مفسرین کہتے ہیں کہ وہ لوگ جو دین کا کام کرتے ہیں، اگر مرد ہیں تو بیویاں، اور بیویاں ہیں تو مردوں کو ان کے ساتھ رعایت کا معاملہ کرنا چاہیے. بعض دفعہ دین کے کام کرنے والے 100% آئیڈیل حالات میں شوہر یا بیوی ثابت نہیں ہو پاتے، تو یہ آیت اس کی دلیل ہے، کیونکہ اللہ کے نبی پہ قوت کے کام تھے، حکومت کے کام تھے، جنگیں مسلط تھیں. تو کب آپ کے اوپر کوئی دوسری کو بھی دیجئے، آپ اپنی سہولت سے جو مرضی کرنا چاہیں. ذالک ادنا ان تقر اعینہم، اس سے یہ زیادہ توقع کی جاتی ہے کہ ان کی آنکھیں ٹھنڈی رہیں گی اور وہ رنجیدہ نہ ہوں گی، اور جو کچھ بھی آپ ان کو دو گے اس پر وہ سب راضی رہیں گی. اللہ جانتا ہے جو کچھ تم لوگوں کے دلوں میں ہے، اور بات یہ ہے کہ اللہ کی ذات کون ہے؟ بولیے سب. علیم حلیمہ، علم والا بھی اور حلم والا. یہ دو چیزیں مانگی اللہ سے. دیکھیے، جب تک علم کے ساتھ حلم نہیں آئے گا نا، تو علم فائدہ مند نہیں ہوگا. علم جب تکبر پیدا کر دے، علم بڑائی پیدا کر دے، تو علم کا فائدے سے زیادہ نقصان ہوتا ہے. لا يحل لك النساء ومن بعد ولا ان تبدل بهن من ازواج، اس کے بعد اب تو آپ کے لیے دوسری عورتیں حلال نہیں. اس سے پہلے سمجھ لیں کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی بیویوں نے آپ کو چوز کیا، پیچھے پڑ چکے ہیں نا پارے کے اینڈ پہ، کہ آپ ہم تو آپ کو ہی چوز کریں گے، تو اس کے بعد اللہ کے نبی کے اوپر پھر دو پابندیاں لگ گئی تھیں. نمبر 1، کہ آپ اپنی بیویوں کو اب طلاق نہیں دے سکتے کبھی بھی، اور دوسری کیا تھی؟ کہ اب اس کے بعد اب آپ کوئی اور شادی نہیں کر سکتے. اور اللہ کے نبی کی بیویوں کے جو مختلف جو شادیاں ہوئی، ان سب کے پیچھے حکمت ہے. انشاءاللہ ڈیٹیل سے پڑھیں گے تو اس پہ ہم بات کریں گے، لیکن ہر شادی کے پیچھے اسلام کو فائدہ ہوگا. پورے پورے قبیلے مسلمان ہو گئے تھے ایک ایک شادی کی وجہ سے. جب آپ کی شادی حضرت ابو سفیان کی بیٹی سے ہو گئی، تو انہوں نے اسلام کے خلاف آنا چھوڑ دیا. قبیلہ حضرت جویریہ کے ذریعے سے پورے کا پورا ایک قبیلہ مسلمان ہو کے آ گیا تھا. تو اللہ کے نبی کی شادیاں نہ صرف یہ کہ لوگوں کو علم دینے کا ذریعہ بنی، بلکہ اس دور میں اسلام کی جو دشمنیاں تھیں اس کو ختم کرنے کا ذریعہ بنی. تو فرمایا اب اس کے بعد آپ کے اوپر دوسری عورتیں حلال نہیں، اور نہ اس کی اجازت ہے کہ ان کی جگہ اور بیویاں لے آؤ، خواہ ان کا حسن آپ کو کتنا ہی پسند ہو. البتہ لونڈیوں کی آپ کو اجازت ہے. وَكَانَ اللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ رَقِيبًا، اور اللہ ہر چیز پر نگران ہے. اب یہاں نبی کے بعد صحابہ کو کچھ مینرز دیے جا رہے ہیں. سمجھ لیجئے گا اس بات کو کہ اللہ کے نبی کی جا کر شادی جب حضرت زینب سے ہو گئی تو ولیمے کا موقع تھا. اب آپ ذہن میں رکھیے اپنی دعوتوں اور اپنی شادیوں کے موقعوں کو بھی، کہ لوگ اللہ کے نبی کے گھر میں آئے ولیمے کی دعوت پہ، اور گھر وہاں سے جانے کا نام ہی نہیں لے رہے. یہاں سے بہت خوبصورت مینرز ہے دوسروں کو وزٹ کرنے کے، کسی کے گھر میں جب جائیں تو کس طرح جائیں، کیسے. اور اس کو اس طرح سنیے گا کہ آج ہمارے معاشرتی نظام میں کیا طریقہ کار ہے ملنے جلنے کا. یا ایھا الذین آمنوا لا تدخلوا بیوت النبی الا ان یؤذن لکم، اے لوگوں جو ایمان لائے ہو، نبی کے گھروں میں بلا اجازت نہ چلے جایا کرو. ہائی لائٹ کریں، اجازت لیے بغیر آپ اپنی سگی بہن کے گھر بھی نہیں جا سکتے، جتنے مرضی آپ بے تکلف ہیں. دوسری بات، نہ کھانے کا وقت دیکھتے رہو، یعنی عین کھانے کے وقت پہ پہنچو، اور اگلے بیچارے کو مشکل میں ڈال دو، اور پھر خاطر نہ ہو تو کہنا ہمیں تو انہوں نے کچھ کھلایا ہی نہیں. کھانے کا وقت نہ تاکتے رہو، ہاں اگر تمہیں کھانے پر بلایا جائے تو ضرور آؤ. اسلام کا مزاج بے تکلفی کا نہیں ہے. ہم کہتے ہیں اچھا جی بڑے گورے ہو گئے ہیں، یعنی آج ذرا سی پابندیاں لگائے کہتے ہیں بڑے امریکن ہو گئے ہیں آپ جی، فون کر کے آؤ، پوچھ کے آؤ جی، بتا کے آؤ. لو اپنے گھروں میں کو پوچھ کے آتا ہے، اللہ کیا کہہ رہے ہو اور آج ہم کیا بولتے ہیں. آج کو یہ باتیں آپ یہاں سے سن کے کہہ دیں ذرا جا کے، تو کہیں گے دیکھا قرآن نے تمہیں سخت دل کر دیا، محبتیں ختم ہو گئی، خون ہی سفید ہو گئے. اللہ کہتے نہیں، صرف کھانے میں کوئی بلائے تو جاؤ. کتنا پیارا دین ہے، لا ضرر ولا ضرار. بھلا اللہ کیوں یہ کہہ رہے ہیں؟ کیونکہ پھر آپ کی خاطر اچھی ہوگی، اور بغیر بتائے جائیں گے تو بیچارہ کچھ نہ کچھ کر کے رکھ بھی دے گا تو آپ کی خاطر تو آپ کے لائق نہیں ہوگی نا. تو بہتر ہے کہ وہ کام کرو جس کو اگلا بھی ایکسپیکٹ کر رہا ہو، مگر جب کھانا کھا لو تو منتشر ہو جاؤ. یہ ہے سب سے مشکل حکم آج ہماری سوشلائزنگ کا، کھانا کھانے کے بعد گھر میں نہیں رکنا چاہیے، باتیں کرنے میں نہ لگے رہو. اور آج ہمارے کیا کہتے ہیں، ذرا کھانا کھا کے پھر آرام سے بیٹھیں گے، چائے کیا پئیں گے، کہوا پئیں گے، اچھا پان اور چالیا. کہا تمہاری یہ حرکتیں نبی کو تکلیف دیتی ہیں. آج بھی دیکھیے بعض دفعہ مہمان خان جو 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 صاحب خانہ ہوتے ہیں وہ تکلیف محسوس کرتے ہیں، تھکے ہوئے سارے دن کے، سونا بھی ہے، گھر سمیٹنا ہے، اگلے دن بعض دفعہ کئی اور کمٹمنٹ ہوتی ہیں. تو کہا نبی کو شرم تکلیف ہوتی ہے، مگر وہ شرم کی وجہ سے کچھ نہیں کہتے. اب یہ منہ سے تو نہیں کہہ سکتے کہ جائیے، اور اللہ کے نبی وقت کا انتظار کر رہے تھے کہ یہ جائیں، لیکن لوگ جانے کا نام نہیں لے رہے تھے، تو لہٰذا وہ شرم کی وجہ سے کچھ کہتے نہیں. واللہ لا یستحی من الحق، اللہ حق بات کہنے سے نہیں شرماتا. نبی کی بیویوں سے اگر تمہیں کچھ مانگنا ہو تو پردے کے پیچھے سے مانگا کرو. ہائی لائٹ کرے مکس گیدرنگ کا رد. آج سیگریگیشن کدھر لکھی ہوئی، یہاں لکھا ہوا ہے کہ تم نے جب ان سے کچھ مانگنا بھی ہو تو فسلوہن من وراء الحجاب. اور حجاب حجب سے، حجب کہتے ہیں کرٹن کو، یہ وہ حجاب نہیں ہے جو خوبصورت سا کلر فل سام گلے میں ڈال کے خوب میک اپ کر کے تو غیر محرموں سے باتیں کرتے ہیں. مجھے کبھی ایسے حجاب کی سمجھ نہیں آتی، سر سے پاؤں تک پہنے اوڑے، میک اپ، جیولری، زیور، سب کچھ، ایون شادیوں میں بھی، ایون باہر بھی، عورتوں میں بھی عورتیں حجاب نہیں اتارتی، اور وہ اور خوبصورتی کے ساتھ سجا کے میچنگ کی ہوتے ہیں، اور اسی میں باتیں ہو رہی ہیں، کبھی چچا کو تو چھوڑ دیں، غیر مردوں سے باتیں ہو رہی ہوتی ہیں. اللہ کہہ رہے بیچ میں ایک کرٹن ہو. آپ کو پتا ہے کہ حضرت انس رضی اللہ عنہ 10 سال کی عمر کے تھے تو اللہ کے نبی کے گھر میں آئے، مدینہ جب آپ آئے، پھر ایک ایک کر کے آپ کی شادیاں ہوتی گئیں، یہ گھر کے بچے تھے، کھلے عام آتے تھے حجروں میں، کام بھی تھا. کہتے میں اسی طرح حسب عادت ایک دن جب یہ ساری آیتیں اتر چکی تھی، ان کو نہیں پتا تھا، کہتے میں اللہ کے نبی کے گھر میں داخل ہونے لگا تو آپ نے مجھے روک دیا کہ انس اندر نہیں آ سکتے. کہتے میں گھبرا گیا، شاید میری کوئی بات آپ کو بری لگ گئی ہے. کہا اللہ کے نبی کیا ہوا، میرے سے کوئی گستاخی ہو گئی؟ کہا اے انس، اب پردے کا حکم آ گیا، اب تو میری بیویوں کے سامنے بھی ایسے نہیں آ سکتا. دیکھیے اگر کہا جائے تو منہ بولا بیٹا بھی تھا، امت کی مائیں بھی جن سے کبھی نکاح نہیں ہونا. اور آج ہم کہتے ہیں وہ میں گئی تھی نا تو دیور تو چھوٹا سا تھا، اب اس سے بھی پردہ کروں؟ اور وہ تو دیوروں کے بچے تو میرے بچوں کے برابر، اور وہ تو جیٹھ کے بچے ہیں تو وہ تو نندوں کے بچے ہیں، تو وہ تو بےچارے نندوں ہی ہیں، تو وہ تو صرف یہ کیا کیا کر کے ہم نے آج اپنے پردوں کو چیر چیر کر کے رکھ لیا. اسلام کتنا زیادہ اس بارے میں کلیئر کٹ ہے کہ ذالک مدخل لقلوبکم فقلوبہن. ذرا نوٹ کیجئے گا، یہ ان کے اور تمہارے دلوں کی پاکیزگی کے لیے زیادہ مناسب طریقہ ہے. کون لوگ تھے پردے کے ایک طرف؟ کون تھے؟ صحابہ، بہترین دور، بہترین لوگ. پردے کے دوسری طرف کون تھی؟ ازواج مطہرات، بہترین عورتیں تھیں. دور کون سا تھا؟ خیر قرن قرو خیر القرون، بہترین دور. اور اللہ کہہ رہا ہے کہ یہ تمہارے لیے بہتر ہوگا. اور آج کہتے ہیں کیا حرج ہے، ہمارے تو دل بڑے صاف ہیں. اور وہ اچھا خیر عورتوں کو پوچھیں بات کرتی ہیں، ہمارے مرد کسی کو نہیں دیکھتے، نہیں وہ تو بہت سیدھے ہیں، اور وہ تو ہمارے بھائی ہیں، اور ہم کسی کے بارے میں نہیں غلط سوچتی، وہ تو ہمارے، ہم نے ان کو بھائی بنایا ہوا اور وہ ہمیں بہنیں کہتے ہیں. دیکھیے 100 عذر کر لے، مکسنگ کا کہیں اسلام کا کوئی کانسیپٹ آپ کو نہیں دیکھے گا جس طرح سے آج اسلام کو یہ ناسور چپٹا ہوا ہے. اور آج آپ دیکھ لیجئے کہ شادی کے بعد کے افیئر زیادہ اسی لیے بھی ہیں، وہ شوہر سے ملنے آتے ہیں آپ کے، لیکن بھابھی سے زیادہ ہی دوستی ہو جاتی ہے، اور کہیں چائے کے نام پہ. چاہے کوئی آپ کے باپ کی عمر کا، یہ لکھ لیں باتیں، چاہے باپ کی عمر کا کوئی کیوں نہ ہو، ہر وہ مرد جس سے نکاح ہو سکتا ہے آپ کا، اور آپ دیکھ رہے ہیں رشتوں میں عمر کا کوئی فرق نہیں، آپ 20 سال سے بڑے شخص کے نکاح میں بھی جا سکتے ہیں، اور آپ کے 20 سال چھوٹی لڑکی سے بھی نکاح ہو رہا ہے. کیوں؟ اتھر قلوب کم، تمہارے لیے فائدہ ہے. لیکن آج کیا کریں، ساری باتیں سمجھ آتی یہ نہیں سمجھ آتی، کہتے ہیں کہاں لکھا ہے، یہاں لکھا ہے. اللہ تعالیٰ ہمیں ماننے والا بنا دے، مل کے رہیں، جوائنٹ فیملی سسٹم کریں، لیکن یہ شرائط ماننی پڑیں گی. پھر آپ بیچ میں ایک دوسرے کے ساتھ تنہائی نہیں رکھیں. حدیث میں آتا ہے کہ الحمل موت، دیور موت ہے، यानी जैसे कोई मौत से डरता है उस तरह उसको देवर से डरना चाहिए। किस तरह? क्योंकि घर में जो है, और घर में चांसेस हो सकते हैं कि कभी अकेला हो जाए इंसान, तो शैतान वहां ज्यादा बरगला सकता है। बाहर का कोई मर्द आएगा, 10 लोग देखेंगे, घरों में कितने फितने। ठीक है, आप कहते हैं कि हम मुहज्जब लोग हैं, माशाल्लाह हमारे घरों में ये कुछ नहीं होता, मैं भी कहती हूँ कि नहीं होता, लेकिन आप जरा जाके पढ़े कम पढ़े लिखे लोगों में देखिए तो सही, वल्लाही जितने अफेयर चचियों के साथ हैं, भतीजों के यानी बाप शोहरों के जो भाइयों के बेटे हैं उनके, अपनी चचियों के साथ अफेयर हैं, कभी आप उसकी कहानियां सुने, अपनी मासियों से सुने, वो आपको सुना सकती हैं, क्योंकि उन बेचारों को पता ही कुछ नहीं, हदूद नहीं है। तो अल्लाह ताला कहते हैं वमा कान लकुम अंतुजुर रसूल अल्लाह, तुम्हारे लिए ये जायज नहीं, सॉरी, तुम्हारे लिए ये जायज नहीं कि अल्लाह के रसूल को तकलीफ दो। पूछे अल्लाह के रसूल को तकलीफ देती हूँ मैं आज? और न ये जायज है कि इनके बाद इनकी बीवियों से निकाह करो। ये है वो हुक्म जिसकी बुनियाद पे फिर आपकी बीवियों से बाद में निकाह नहीं किए। इन नज़ालिकुम काना इंदल्लाहि अज़ीमा, ये अल्लाह के नजदीक बहुत बड़ा गुना है। जैसे सगी माँ से निकाह नहीं होता ना बाप के फौत होने के बाद भी, सेम वही हुक्म है इधर। तुम ख्वाह कोई बात जाहिर करो या छुपाओ, अल्लाह को हर बात का इल्म है। अजवाज नबी के लिए इसमें कोई मुजायका नहीं कि इनके बाप, अब देखिए ये तीसरी दफा लिस्ट आ रही है, सूरत निसा में पड़ी हुर्रिमत अलैकुम उम्महातुकुम व बनातुकुम, मर्दों की फी जो समझिए कि मर्दों की तरफ से जो उनकी मुहर्रमात थी। सूरत नूर में हमने सिस्टर्स के लिए पढ़ लिया कि उनके महरम कौन है, क्लियर हो गई ना। अब ये तीसरी दफा देखिए एक और लिस्ट हमारे सामने रिश्तों की, और मैं हैरान होती हूँ कि जिस दीन ने नमाज रोजे को इतना खुल के कुरान में नहीं बताया, वो मामलात को कितना खुल के बयान करता है। और आज आप देखिए मस्जिदें भी नमाजियों से भरी होती हैं, लेकिन जब हम अपनी शादी ब्याह और ऐसे मौकों पे आते हैं तो उस पर हम सब भूल जाते हैं। तो क्या गुनाह नहीं है? अज़वाजे नबी के लिए इसमें कोई मुजायका नहीं कि इनके बाप, इनके बेटे, इनके भाई, इनके भतीजे और इनके भांजे, इनके मेलजोल की औरतें, इनके ममलूक घरों में आए। ये हैं वो रिश्ते जो हमारे घरों में भी आ सकते हैं, खुल्लम खुल्ला औरत इन सबके सामने आ सकती है। ए औरतों, तो मिलना चाहिए, अल्लाह हर चीज पर निगाह रखता है। कोई इसमें अनक्लियर बात है? औरतों ने आज इसके अंदर कितनी ही कहानियां जोड़ ली हैं, कितने रिश्ते। आप लिखिए अपने आसपास एक सवाल, क्या मेरी इस लिस्ट में कुछ और मर्द भी हैं कि अमलन जिनको मेरे घर में आने जाने पे कोई पाबंदी नहीं, शोहर हैं कि नहीं, आ गए जी तो बिठाना पड़ेगा, क्या करें जी, ये कौन है? ये वो देवर साहब है, ये देवर का बेटा है, ये पाबंदी लगा दी है। कितना जरूरत है रेनोवेट करने की हमारे दीन के सेटअप को और दुनिया के, यानी एक तरफ तो दीन का हुलिया दीनदारों ने बिगाड़ा हुआ है ना, ये भी मैं मानती हूँ, हम जैसे लोगों ने कई चीजों में कमियां बेशियां कर दी, अल्लाह में सीधे रास्ते पे रखे और कुरान और सुन्नत से जोड़ दे, लेकिन दुनियावी सेटअप मुझे तो लगता ही नहीं कि फिट है आज हमारा, और उसी से मसले उठते हैं। ये जो आज आप कहते हैं ना कि कुरान की क्लास में बैठते हैं तो बहुत अमल करने को दिल करता है, यहाँ ये करता है ना माशाल्लाह, घर जाते हैं तो चेंज होता है, ये भी कहते हैं, उसकी वजह ये है कि घरों के सिस्टम फर्क है। बस आप देखिए ना कि बच्चा है, आप उसको शर्ट पहनाते हैं और ट्राउजर पहनाते हैं, शर्ट की जगह पे आप ट्राउजर फंसाना चाहें और उसकी टांगों में आप ट्राउजर की जगह शर्ट पहनाना चाहें, सीधे पाँव की जगह बाएं उल्टा और उल्टे की जगह सीधा पाँव पाँव में जूता डालना चाहें तो पाँव दबेंगे ना। आज हम उल्टे जूतों में पहन उल्टे जूते पहन के चलना चाह रहे हैं। आज एक दफा दिल बड़ा करके आप जैसे माशाल्लाह समझदार लोग जो कुरान के लिए इतनी मोहब्बत रखते हैं, वो अगर इसका रिस्क लेकर अपने अपने खानदानों में इस्लाम के सेटअप को मतारफ करा दें, मैं पूरे यकीन और तजुर्बे के साथ आपको बताती हूँ, सिर्फ 5 साल, सिर्फ 5 साल, कमोवेश हो सकता है हर एक की अपनी हालत होती है, इस 5 साल में आपके खानदान का नक्शा बदल जाएगा। आज जो नाराज हैं कल वो खुद ये काम करेंगे, क्योंकि इसकी खैर बहुत दिखती है। और अल्लाह ताला से दुआ है कि हमें इस इस्लाम को अपनी जिंदगी में लाने की तौफीक दे। फिर आगे फरमाया इन्ना अल्लाह व मलाइकतहु युसल्लूना अलन नबी, बेशक अल्लाह ताला और फरिश्ते, अल्लाह और उसके मलाइका नबी पर दुरूद भेजते हैं। ए लोगो जो ईमान लाए हो, तुम भी इन पर दुरूद व सलाम भेजो। کون کہتا اللہ کے نبی پہ درود نہ بھیجو، کون کہتا سلام نہ بھیجو. الحمدللہ اس کے اوپر ہم اپنی کتاب کلاسز میں ایک بک پوری پڑھتے ہیں، درود شریف کے مسائل، اور بہت سارے مسنون درود موجود ہیں. ان کو پڑھنے کا اہتمام بھی کرنا چاہیے، اور ان کو پڑھنے سے جو برکتیں ملتی ہیں اس کو سمیٹنے کی کوشش بھی کرنی چاہیے. جو لوگ اللہ اور اس کے رسول کو اذیت دیتے ہیں، ان پر دنیا اور آخرت میں اللہ نے لعنت فرمائی اور ان کے لیے رسوا کو نصب مہیا کر دیا. اور جو لوگ مومن مردوں اور عورتوں کو بے قصور اذیت دیتے ہیں، انہوں نے ایک بہت بڑے بہتان اور سری گناہ کا وبال اپنے سر پر لے لیا. اور جو وبال اپنے سر پہ لے گا، اس کو نقصان کس کو ہوگا؟ اس کا نقصان ان کو خود ہوگا. تو کبھی اللہ کے نبی کی ذات کے معاملے میں نہ سمجھی سے بات نہ کریں. جب تک آپ کو آپ کے بارے میں صحیح بات نہ پتہ چلے، آپ کون تھے، کیسے تھے، آپ کی زندگی کیسی تھی، اس وقت تک بالکل نہ بولیں. ان آیتوں پہ بھی الحمدللہ ڈیٹیل سے ہم بات کرتے ہیں کلاسز میں، لیکن یہاں یہی دعا کر لیں گے کہ اللہ تعالی ہمیں اللہ کے نبی پر کثرت سے درود بھیجنے والا اور آپ کے طریقوں پہ چلنے والا بنا دیں. صرف زبان سے ہم باتیں نہ کریں، بلکہ ہم عمل کے اندر بھی اللہ کے نبی کی محبت کو محسوس. اور آپ کہتے ہیں کہ کسی پر درود بھیجنا کیا ہوتا ہے؟ اس پہ رحمت کی دعا کرنا. تو اللہ کے نبی کے اوپر جب درود بھیجا جاتا ہے، تو آپ کو امت کا درود پہنچایا جاتا ہے. جہاں بھی آپ پڑھیں گے اللہ کے نبی کو پہنچتا ہے. کیسے پہنچتا ہے یہ اللہ کو پتا ہے. ہمیں جو کہہ دیا ہم وہ کام کریں گے، اور جو کام اللہ نے اپنے اوپر رکھا ہم اس کو اللہ پہ ڈال دیں گے. اب آخری حکم آپ لوگوں کے لیے. تھک گئے نا، گرمی بھی لگ رہی ہے تو پنکھے کی جل رہے ہیں. کیا یہ قرآن ہمیں گرمی سردی سے بے نیاز نہیں کرتا؟ پہلے ریلیکس ہوں پھر اگلی آیت پڑھیں، کیونکہ آپ اپنے حالات میں مگن ہے. یہ آیت تو گزر ہی جائے گی اور آپ کو پتہ بھی نہیں گزر گیا. سناؤں کہ چھٹی دے دوں؟ چلیے پھر پوری توجہ کریں. یہ پنکھے چلنا چھوڑ دیں. یا ایھا النبی قل لازواجک وبناتک ونساء المؤمنین. اے نبی، اپنی بیویوں اور اب بیٹیوں اور اہل ایمان کی عورتوں سے کہہ دو کہ اپنے اوپر اپنی چادروں کے پلو لٹکا لیا کریں. یہ زیادہ مناسب طریقہ ہے تاکہ وہ پہچان لی جائیں. یہ کیا بات ہے؟ ہم تو سوچتے پردہ اس لیے ہوتا ہے کہ پہچان ختم ہو جائے. اللہ کہتے ہیں کہ پہچان لیا جائے. کیا پہچان لی جائے؟ کہ یہ مسلمان عورت ہے. یہ پہچان لیا جائے کہ اس نے آئی ایم ناٹ اویلیبل کا ٹائٹل لگایا ہوا ہے. میں خراب عورت نہیں ہوں، میں اپنے حساب سے اپنے پاس رہنے والی عورت ہوں. لہٰذا ایسی عورتیں دوسروں کو نہ پہچان بھی لے دیں، فلا یو زینا، اور نہ ستائی جائیں. یعنی لوگ جس طرح گندی اوباش عورتوں کو ستاتے ہیں، ان پہ آوازیں کستے ہیں، ان کو وسلنگ کرتے ہیں، ان کو غلط چیزوں میں ڈالنا چاہتے ہیں، تو ایک مسلمان عورت کے حال حلیے کو دیکھ کر لوگ اس سے بچ جائیں گے. اور اللہ غفور و رحیم ہے. اور اگر یہ دل منافقون والذین فی قلوبہم مرض، اگر منافقین اور وہ لوگ جن کے دلوں میں خرابی ہے، اور وہ جو مدینہ میں ہے جان انگیز افواہیں پھیلاتے ہیں، آج کے دور میں کہہ لے جو نقاب پہ باتیں کرتے ہیں، اپنی حرکتوں سے باس نہ آئے، تو ہم ان کے خلاف کاروائی کرنے کے لیے تمہیں اٹھا کھڑا کریں گے. پھر وہ اس شہر میں مشکل ہی سے تمہارے ساتھ رہ سکیں گے. یعنی تمہیں نکالنے کی دھمکیاں دینے والے، تمہیں اسلام پہ عمل کرنے سے روکنے والے، ایسی پیٹیشنز کو عام کرنے والے کہ مسلمانوں کے اوپر پردے کی پابندیاں لگا دی جائیں، یہ پھر خود بھی وہاں نہیں رہ سکیں گے. کیسے ہیں یہ لوگ؟ ملعونین، لعنت کیے ہوئے. اینما ثقفوا اخذوا وقتلوا تقتیلا. یہ وہ لوگ ہیں، ان پر ہر طرف سے لعنت کی بوچھاڑ ہوگی. جہاں کہیں پائے جائیں گے پکڑے جائیں گے اور بری طرح مارے جائیں گے. یہ اللہ کی سنت ہے، جیسے لوگوں کے معاملے میں پہلے سے چلی آ رہی ہے، اور تم اللہ کی سنت میں کوئی تبدیلی نہ پاؤ گے. یہاں پہ وعید پوری ہوتی ہے جس کو یدنین علیہن کہا گیا. تو یہ ہے قرآن پاک کا آخری مقام. آپ کے لیے آخری موقع ہے قرآن سن کر سمینا کے بعد اتانا کہنے کا. سورت الاعراف میں عورتوں میں کیا پہن اوڑھ سکتی ہے اس پہ بات ہوئی. سورت نور میں عورت گھر کے غیر محرم مردوں اور محرم کے ساتھ کس حد تک رہ سکتی اس کی بات ہوئی. اور اب یہاں ایک عورت کے گھر سے نکلنے کی بات ہوئی. اور اگر آپ کو پیچھے کیا آیتیں یاد ہے، اس سورت میں پیچھے دیکھیے، پہلے قرن فی بیوتکن کا لفظ آیا، پھر لا تبرج نہ تبرج الجاہلیت الاولی کا ذکر آیا، پھر تیسرا لفظ ہے فصلوہن من وراء الحجاب. تین موقعوں پہ میں نے اس موضوع کو سکپ کیا تھا، اس لیے کہ مجھے پتا تھا الحمدللہ کہ یہ آیت آ رہی ہے. یہ ہے وہ آیت جس کے ساتھ چہرے کے پردے کی بات ہوتی ہے، یدنین علیہن من جلابیبہن. لفظ جلباب سمجھ لیں گے تو ساری بات آسان ہے. واحد ہوتے جلباب، اسی سے جلابیب. عرب لوگ جلباب اس کپڑے کو کہتے تھے جو سر پہ جو اس طرح سے رکھا جائے تو کہ سر سے لے کر پاؤں تک ہر چیز اس میں چھپ جائے سوائے ہاتھوں کے. سمجھ آ رہی ہے؟ آج بھی آپ نے لفظ جلباب سنا ہوگا، عربی برقعے کو ہم جلباب کہتے ہیں. اور دنا علیدنین علی کا لفظ آ رہا ہے کہ اس کو سر کے اوپر سے گھونگھٹ کی طرح لے لیں، یعنی عورت اپنے چہرے کو چھپائے گی. میرے پاس ابھی بھی نوٹس ہیں اگر آپ چاہیں، نہیں تو آپ پچھلے سال کی تفسیر میں سے وہ سارے ریفرنسز نوٹ کر لیجئے. میں نے الحمدللہ آج بھی یاد ہے کہ پورے پڑھ کے سنائے تھے کہ عورت چہرے کا پردہ کرے کہ نہ کرے، اس کے اوپر کتنے واضح احکامات موجود ہیں. آج بس اتنا کہہ دیتی ہوں کہ یہ بات اس کو نہیں سمجھ آئے گی جو بھی حجاب بھی نہیں لیتا، اور یہ بات ابھی اس کو بھی نہیں سمجھ آئے گی جس کا حجاب ہی بڑا خوبصورت ہے، اور اس کو بھی نہیں سمجھ آئے گی جو گلے میں بھی دوپٹہ نہیں لیتا. جیسے چھوٹا بچہ آپ سے ماسٹرز کا سوال کرے تو آپ کہتے ہیں بیٹا بھی تم چھوٹے ہو. تو یاد رکھیے اس موضوع کو نہ تو عام لوگوں سے چھیڑے، نہ یہ مسئلہ چھیڑنے کا، نہ چھوڑنے کا، نہ چھوڑنے کا. آپ کا دل ٹھکتا ہے مان لیجئے، کتنی حجتیں تمام ہوئیں، اے نبی آپ کہہ دیجئے اپنی بیویوں اپنی بیٹیوں سے. اور نسال مومنین، ڈائریکٹ اللہ نے حکم نہیں دیا، نبی کو بیچ میں رکھا. پھر دوسری بات ہے عورتیں کہنے کی وجہ نساء المومنین کہہ کر مردوں کو احساس دلا دیا کہ تم مردوں کی یہ ذمہ داری ہے کہ اپنی بیویوں کی عزت اور عصمت کی بات کرو. اور یہ وہ ایشو ہے، بلیو می 12,000 یعنی 12,000 سال تک، یعنی نبی صلی اللہ علیہ وسلم کے دور سے لے کے آج سے صرف 250 سال پیچھے تک، دیر واز نو کوشچن کہ پردہ عورت کے چہرے کا ہے کہ نہیں. آپ پرانے دور کی ملکاؤں کو دیکھ لیجئے، اماؤں کو دیکھ لیجئے، ڈولیوں میں بیٹھی، حودج میں بیٹھی ہوئی، کالے برقعوں میں لپٹی ہوئی ہوتی تھی، کبھی یہ سوال ہی نہیں اٹھاتا کہ چہرے کا پردہ کیا ہے. اور آپ کو بتاؤں کہ یہ ایشو آج بھی کوئی نہیں ہے. سعودی عرب میں رہیں یہ کوئی ایشو نہیں ہے، قطر میں رہیں یہ کوئی ایشو نہیں ہے، یو اے ای میں رہیں کوئی ایشو نہیں، اور کسی حد تک پاکستان میں رہیں کوئی ایشو نہیں. یہ ایشو ہے صرف ویسٹ میں رہنے والے وہ چند پرسنٹ لوگوں کا جو ویسٹ والوں کو ناراض نہیں کرنا چاہتے. یہ فتنہ بنا ہوا ایک گز کا ٹکڑا، میں کہتی ہوں صرف ایک گز تو کیا، اس سے بھی چھوٹا ٹکڑا آج لوگوں کو مشکل کیوں لگتا ہے؟ کیونکہ یہ ٹرینڈ نہیں ہے. آج مسز اوباما پہن کے تو دیکھیں، اتنے مسائل موجود ہیں اس میں، ایک سے زیادہ. میرا خیال ہے کہ آٹھ، میرے پاس یہ 4 صفحوں کے 7 صفحوں کے نوٹس پڑے ہیں اس میں، جس میں سے میں چن کے اکثر بتاتی ہوں، اور انشاءاللہ آپ کو بھی لکھا دوں گی کیونکہ آپ اسٹوڈنٹس ہی ہیں موسٹلی. جب آپ یہ پڑھیں، آپ نے حضرت عائشہ کے قصے میں یہ بات سنی تھی کہ جب حضرت صفوان بن معطل نے ان کو دیکھا تو پہچان گئے، کیونکہ پردے کی آیتوں کے اترنے سے پہلے جب ان کو دیکھ چکے تھے. کس چیز کی بات ہے؟ پھر پیچھے آپ نے پڑھا کہ جب عورت بڑی عمر کی ہو جائے تو اپنے چادروں کو ہلکا کر لے، کس کی بات تھی؟ کیا جسم کے کپڑے اتار دے گی؟ عورت گھر میں جن کپڑوں میں ہوتی ہے اس پہ گھر میں سے باہر نہیں جائے گی. سیدھی سی بات ہے، نکاب کو تو ایک سائڈ پہ کریں، یا آپ کو ایک اور حکم مل رہا ہے، عورت گھر سے نکلتے منہ اٹھا کے چل نہیں پڑے گی، کچھ نہ کچھ پہنے گی. اسلام نے نہ اس کو برقع کہا، نہ اس کو ابایا کہا، نہ اس کو گاؤن کہا، نہ اس کو ٹوپی برقع کہا. ایک اصول بتا دیے کہ تم نے سر سے پاؤں تک چھپنا، جس میں وہ چیزیں الا ما ظہر منہا، جو خود سے ظاہر ہو جائیں. عورت کا قد نہیں چھپتا، اس کا جسم نہیں چھپتا، چلتی ہے تو جسم دکھتا ہے، جو کپڑا ہوگا برقعے کا وہ دکھ جائے گا. اس کے علاوہ کسی اور کی چیز کی اجازت نہیں. اور یاد رکھے کہ دلائل مانگنے کی بجائے توفیق مانگنے کی ضرورت ہے. اتنی بڑی یہ سیکیورٹی ہے کہ آج اگر جتنے مسلمان ہم غیر ملکوں میں پھر رہے ہیں، اگر آج ہم اس پہ عمل کرنے والے ہو چکے ہوتے نا، تو وہ روب جو بنو قریظہ کے دل پہ پڑا تھا اس وقت، ان پہ بھی پڑ چکا تھا. اور آج خوف بھی اسی کا، جیسے فرعون موسیٰ کے چھوٹے سے عصا سے نہیں ڈرا تھا، اس کو یہ فکر پڑ گئی تھی کہ موسیٰ کا جو دین ہے یہ پھیل گیا تو میرا طریقہ نہیں چلے گا. آج کے ویسٹ کو بھی سب سے بڑا خطرہ اس بات پہ کہ اگر اسلامی کلچر عام ہو گیا تو پھر ہم ہوموسیکشولیٹی تو نہیں عام کر سکتے، اور اسی طرح کی باتیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اپنے آپ کو ہم اللہ کے ہاتھوں میں دے دیں. آپ دیکھیے کہ اس دور میں گوشے کا لفظ سنا آپ نے، پہلے دور میں بوڑھی عورتیں جو تھی کہتی تھی گوشہ نشین ہے، کونے میں، وہ مردوں کے سامنے ابائے میں بھی نہیں آتی تھی. یہ دور کی بلڈنگز جا کے دیکھ لیجیے، پاکستان انڈیا میں یہ عورتوں کا حصہ ہوتا تھا یا مردوں کا حصہ ہوتا تھا، یہ फलां का, ये तो हमारे अपने घरों की बातें कुछ साल पहले लेती, ये तो आज हमने एक जॉइंट फैमिली बना लिया घर में जी, ये टीवी लॉन्च है और इसमें बैठ के सब मिल के टीवी देखेंगे, और इतना बोझ लगता है कि अगर एक छोटी सी पार्टीशन कह दी जाए, कहते हैं सारा प्रोटोकॉल ही खत्म हो गया, और आम दिनों के ढके छुपे लोग भी शादियों वाले दिन दूसरे मर्दों के सामने खुले होते हैं, एक गम हो तो हम उसकी बात करें, दुआ करते हैं कि अल्लाह ताला हमें समझ दे दे, समझना चाहेंगे तो समझ आ जाएगी, और नहीं समझेंगे तो फिर हमारी, हमें तो कोई बात समझाने वाला नहीं है, इसलिए बागे आप देखिए कि अल्लाह ताला क्यामत की बातें करते हैं। जिसको गर्मी लगती है वो क्यामत की गर्मी सोचे, जिसका दम घुटता है वो कब्र का घुटना सोचे। फरमाया सुन्नतुल्लाहि फिल्लज़ीना खलौ मिन क़ब्ल वलन तजिद लिसुन्नतिल्लाहि तब्दीला। यसअलुकन्नासु अनिस्सा, लोग तुमसे पूछते हैं कि क्यामत की घड़ी कब आएगी, कहो इसका इल्म तो अल्लाह ही को है, तुम्हें क्या खबर, शायद कि वो करीब आ ही लगी हो। बहरहाल ये यकीनी अमर है कि अल्लाह ने काफिरों पर लानत की है और इनके लिए भड़कती हुई आग मुहैया कर दी, जिसमें वो हमेशा रहेंगे और कोई हामी और मददगार ना पाएंगे। लोग कहते हैं बड़ी गर्मी लगती है, और इस वक्त तो जितनी अच्छी आपको ये आयतें समझ आ सकती हैं वैसे कभी ना आती, तो अल्लाह कहते हैं जरा थोड़ी सी गर्मी और देख लो। यौमा तुक़ल्लबु वुजूहहुम फिन्नार, जिस दिन इनके चेहरों, जिस रोज इनके चेहरे आग पर उलट पुलट किए जाएंगे, ये एक फुट का चेहरा ही है ना, अल्लाह कहते हैं इसको रोस्ट करेंगे, जैसे कबाब बनाकर एक साइड तलते हो तो फिर दूसरी साइड करते हो ना, जब एक तरफ से जल जाएगा चेहरा तो दूसरी तरफ पलटा जाएगा, उस वक्त वो कहेंगे, उस वक्त वो कहेंगे कि काश हमने अल्लाह और उसके रसूल की इताअत की होती। क्या समझ आई, ये बड़े कौन थे जिनके डर से हम अपने आप को छुपाते नहीं थे, जिनकी नजरों में हम छोटे नहीं होना चाहते थे, उस दिन जाके कहें काश अल्लाह और उसके रसूल की बात मानी होती, और कहेंगे रब हमारे, हमने अपने सरदारों और अपने बड़ों की इताअत की और इन्होंने हमें राह रास्त से बेराह कर दिया, ए रब इनको दोहरा अजाब दे और इन पर सख्त लानत कर। उस दिन वो सारी कैट वॉक्स और डॉग वॉक्स और जो भी हैं वो बुरी लगेंगी, वो मॉडल बना के जिनको देखते थे, जिनकी चाल पे हम मरते थे, आज हम उनको पाँव के नीचे डाल दें। आगे हम पढ़ेंगे सूरह हामीम सजदा में, इंसान कहेगा अल्लाह मेरे सामने ये लोग आए तो मैं इनको अपने पाँव के नीचे मसल दूँ। तो ट्रेंड सेट करना बहुत आसान है अगर कॉन्फिडेंस हो, और बेकार किस्म के ट्रेंड्स पे चलना बहुत आसान है जब ईमान कमजोर होता है। अल्लाह ताला से दुआ है कि वो हमारे ईमान को पुख्ता कर दे। ऐ लोगों जो ईमान लाए हो, इन लोगों की तरह ना बन जाओ जिन्होंने मूसा को अजियतें दी थी, हम भी सोचें कि हम अपने नबी को अजियत देते। आप सारी बातें छोड़ दें, थोड़ा सा अपने जहन को हरकत में लाएं, सब छोड़ दें, जायज है नाजायज है, ठीक है नहीं है, कुछ भी है पीछे कर दें, बिल्कुल न्यूट्रल करें अपने जहन को। हजरत खदीजा रजी अल्लाह तआला का सोचें, हज़रत फातिमा का सोचें, अल्लाह के नबी और साथ फातिमा जा रही हैं 18 साल की उम्र में, किस हाल उलिये में जाती होंगी। ये तो आज का बाप पूछ लेना कि मेरी बेटी जिस रूप में मेरे साथ जाती है, क्या फातिमा अपने नबी अपने बाप के साथ जा सकती थी, जिस तरह मैं अपनी बेगम को पहलू में लेके फिरता हूँ, क्या आयशा भी इस तरह फिरती होंगी। सीधी सी बात है, जिसको ये नहीं समझ आई ना उसको फिर अगली बातों की तो जरूरत ही नहीं है। फिर अल्लाह ने इनकी बनाई हुई बातों से उसकी बरात साबित की, यानी जो बातें लोगों ने उनके बारे में की उसको साबित कर दिया। वकान इंदल्लाहि वजीहा, और बेशक वो अल्लाह के नजदीक बाइज्जत थे। लोगों की बातों से क्या होता है, मूसा का तो इतना तस्कर है कुरान में। ईमान लाने वाले अल्लाह से डरो और ठीक बात किया करो, इसको हाईलाइट करेंगे, ये सूरत का थीम था असल में। कुलु कौलन सदीदा, हैंकी पैंकी नहीं, कर लो तो ठीक ना करो तो नहीं, ये नहीं तो वो, ये तो नहीं, दीन के वो अहकाम जिस पे अपना अमल ना भी हो फिर भी लोगों को बयान करते हुए जुबान को ना तोड़ो मोड़ो, नरम ना कर दो उसको, फायदा क्या होगा। युस्लिख लकुम अमालकुम व यग़फिर लकुम ज़ुनूबकुम, अल्लाह तुम्हारे अमाल दुरुस्त कर देगा और तुम्हारे कसूरों से दरगुजर फरमाएगा। जो शख्स अल्लाह और उसके रसूल की इताअत करे इसने बड़ी कामयाबी हासिल की। अल्लाह से दुआ कीजिए अपने लिए भी, 3 मिनट लीजिए, जितने अहकाम पढ़े अल्लाह हमें उस पर अमल की तौफीक दे। कम अज कम दिल से ग्रज तो खत्म हो जाए, इसके खिलाफ बोलना तो छोड़ देना, इसको इसके खिलाफ डिफेंड करना तो छोड़ दें। तौफीक मांगे अल्लाह दे देगा, कोई बड़ी बात नहीं है, ये पहली चीज नहीं है, ये तो आपकी मोहब्बत है अल्लाह के साथ ईमान के दर्जे हैं। लेकिन कम अज कम इंसान एंटी इस्लाम बातें करने से अपने आप को रोक ले। इसके बाद आखिरी आयतें, हमने इस अमानत को आसमान और जमीन और पहाड़ों के सामने पेश किया तो वो इसे उठाने के लिए तैयार ना हुए और इससे डर गए, मगर इंसान ने इसे उठा लिया। किसे? इतात को, कि अल्लाह मैं तेरी बात मानूंगा, अपने इख्तियार से मैं तेरी मर्जी करूंगा, बेशक वो बड़ा जालिम और जहूल यानी जाहिल है। ना समझ है इंसान, बात कह देता है लेकिन करने पे आती है बात तो मुश्किल हो जाता है। कई बार अमानत को उठाने का लाजमी नतीजा ये है कि अल्लाह मुनाफिक मर्दों और औरतों और मुशरिक मर्दों और औरतों को सजा दे और मोमिन मर्दों और औरतों की तौबा कबूल करे, और बेशक अल्लाह ताला दरगुजर फरमाने वाला और रहीम है। अल्हम्दुलिल्लाह। अल्हम्दुलिल्लाह, बहुत अच्छे वक्त पे अजान हुई है तो अल्हम्दुलिल्लाह सूरत पूरी हुई। और आखिरी आयत में दोबारा पढ़ती हूँ, शायद उसकी आवाज सही रिकॉर्ड ना हुई हो। फरमाया लियुअज़्ज़िब अल्लाहुल मुनाफिकीन वल मुनाफिकात वल मुशरिकीन वल मुशरिकात। इस बारे अमानत को उठाने का लाजमी नतीजा ये है कि अल्लाह मुनाफिक मर्दों और औरतों और मुशरिक मर्दों और औरतों को सजा दे और मोमिन मर्दों और औरतों की तौबा कबूल करे, अल्लाह दरगुजर फरमाने वाला और रहीम है। तो बहुत सारे अहकाम के साथ ये सूरत पूरी होती है, उसके लिए आसानियाँ होती हैं। अगली सूरत सबा है, इंतहाई खूबसूरत, आसान और बस आप कहें के दिमाग की बजाय दिल पे लेने वाली। हम पढ़ते रहेंगे जब तक अजान जमात नहीं होती, और जो ही जमात होगी तो आप लोगों को पता ही लगा। उस बिल ने शैतान जी बताइएगा, आवाज आ रही है रूम में? अल्हम्दुलिल्लाह, चलिए आगे चलते हैं। हम्द उस जात के लिए है जो आसमानों और जमीन की हर चीज का मालिक है, और आखिरत में भी इसी के लिए हम्द है। वो दान और बाखबर है जो कुछ जमीन में जाता है और जो कुछ इससे निकलता है, और जो कुछ आसमान, हर चीज को वो जानता है। वो रहीम और गफूर है। सोचे जरा, मेरा हर अमल जो आसमान पे जाता है अल्लाह को पता, और मेरे रिस्क का जो एक एक टुकड़ा आसमान से उतरता है अल्लाह को उसका भी पता है। मुनकरीन कहते हैं, क्या बात है कि क्यामत हम पर आ नहीं रही, भाई तुमने तैयारी क्या की है उसकी? कहो, कसम है मेरे आलिमुल गैब परवरदिगार की, वो तुम पर आकर रहेगी। इससे जरा बराबर कोई चीज ना आसमानों में छुपी हुई, ना जमीन में, न जर्रे से बड़ी और ना इससे छोटी, सब कुछ एक नुमाया दफ्तर में दर्ज है। और ये क्यामत इसलिए आएगी कि जजा दे अल्लाह इन लोगों को जो ईमान लाए और नेक अमल करते रहे। क्या दिल चाहता है क्यामत आए कि ना? खुद से पूछ ले, अगर तैयारी की हो तो फिर तो इम्तिहान की खुशी होती है, और तैयारी ना हो तो खौफ होता है। उलाइक लहुम मग़फिरतुन व रिज़्क़ुन करीम, इनके लिए मग़फिरत है और रिज़्क़ करीम है। और जिन लोगों ने हमारी आयात को नीचा दिखाने के लिए जोर लगाया, कैसे? ओल्ड डेटेड कह के, इनके लिए बदतरीन किस्म का दर्दनाक अज़ाब है। ए नबी, इल्म रखने वाले खूब जानते हैं कि जो कुछ आपके रब की तरफ से आप पर नाजिल किया गया वो सरासर हक है, और खुदा अजीज व हमीद का रास्ता दिखाता है। हाईलाइट करेंगे ये जुमला, دکھا رہی ہے یہ کتاب آپ کو اللہ کی راستے. الحمدللہ. وقال الذین کفروا, اور کافروں نے کہا, ہم بتائیں تمہیں ایک ایسا شخص جو خبر دیتا ہے کہ جب تمہارے جسم کا ذرہ ذرہ منتشر ہو چکا ہوگا, اس وقت تم نئے سرے سے پیدا کر دیے جاؤ گے, نہ معلوم یہ شخص اللہ کے نام سے جھوٹ کھڑتا ہے یا اسے جنون لاحق ہے. کس کے بارے میں کہہ رہے ہیں؟ نبی صلی اللہ علیہ وسلم کے بارے میں. آج بھی لوگ یہ کہتے ہیں نا دین والوں کو, اللہ تعالیٰ کہتے ہیں ان کی باتیں جھوٹی ہیں, کیونکہ نہیں بلکہ جو لوگ آخرت کو نہیں مانتے وہ عذاب میں مبتلا ہونے والے ہیں, اور وہی بری طرح بہکے ہوئے ہیں کہ انہوں نے کبھی اس آسمان و زمین کو نہیں دیکھا. دیکھا آپ نے کبھی جو انہیں آگے اور پیچھے سے گھیرے ہوئے ہیں؟ دیکھا کبھی آسمان زمین کو؟ ہم چاہیں تو انہیں زمین میں دھسا دیں یا آسمان کے کچھ ٹکڑے ان پر گرا دیں. کبھی آسمان کے نیچے چلتے ہوئے خوف آیا یہ ہم پہ گر نہ جائے؟ پرانی چھتیں تو گرتی ہے نا, یہ آسمان کتنا پرانا ہے. در حقیقت اس میں ایک نشانی ہے ہر اس بندے کے لیے جو اللہ کی طرف رجوع کرنے والا ہو. اس پوری سورت کا تھیم جو ہے نا ناشکری ہے. آگے آپ پڑھیں گے ایک تو واقعات, تو اس کو ذہن میں رکھیے کہ شکر گزاری کے تحفے اور ناشکری کے کیا نقصان ہے. وَلَقَدْ آتَيْنَا دَاوُودَ مِنَّا فَضْلًا, ہم نے داؤد علیہ السلام کو اپنے ہاں سے بڑا فضل عطا فرمایا, بڑا فضل عطا کیا تھا. ہم نے حکم دیا کہ پہاڑوں اس کے ساتھ ہم آہنگی کرو, اور یہی حکم ہم نے پرندوں کو دیا. ہم نے لوہے کو اس کے لیے نرم کر دیا, اس ہدایت کے ساتھ کے زرہے بناؤ اور ان کے حلقے ٹھیک اندازے پر رکھو. حضرت داؤد سے اللہ تعالیٰ نے زرہ بنوانے کا کام لیا تھا, اس کی طرف اشارہ ہے, اور کہا کیا جا رہا ہے, اپنے اوپر لیجئے گا اس بات کو, اے آل داؤد نیک عمل کرو اور جو کچھ تم کرتے ہو اس کو میں دیکھ رہا ہوں. جب کوئی نیکی مشکل لگے نا اس وقت یہ آیت یاد کر لیں کہ اللہ میری اس نیکی کو دیکھ رہا ہے. اور سلیمان کے لیے ہم نے ہوا کو مسخر کر دیا, صبح کے وقت اس کا چلنا ایک مہینے کی راہ کا تھا اور شام کے وقت اس کا چلنا ایک ماہ کی راہ کا. ہم نے اس کے لیے پگھلے ہوئے تانبے کا چشمہ بہا دیا اور ایسے جن اس کے تابع کر دیے جو اپنے رب کے حکم سے اس کے آگے کام کرتے تھے, اور ان میں سے جو ہمارے حکم سے سرتابی کرتا اس کو ہم بھڑکتی ہوئی آگ کا مزہ چکھاتے, اور وہ اس کے لیے بناتے تھے وہ سب کچھ جو وہ چاہتا. اونچی مارتے تصویریں بڑے بڑے حوض جیسے لگن اور اپنی جگہ سے نہ ہٹنے والی دے گئے. دیکھیے پہلے دور میں اللہ نے کیا کیا خوبیاں دی ہوئی تھیں, آج کی حکومتوں کے پاس تو وہ کچھ ہے ہی نہیں جو حضرت سلیمان علیہ السلام کے پاس تھا. اتنے بڑے بڑے جن جو تھے وہ مسخر تھے ان کے آگے. تو کیا پتہ چلا کہ جب مسلمان کو اللہ تعالیٰ دنیا کی نعمتیں دیتا ہے تو وہ اس سے انسانیت کے فائدے کے کام لیتا ہے نہ کہ نقصان کے. آج حالات اس سے بالکل اپوزٹ ہیں. دعا کیجئے کہ مسلمانوں کو اللہ دنیا کی چیزوں میں آگے لائے اور انسانیت کو ہم ان چیزوں سے خیر دیں, اور اس سے متاثر ہو کر وہ پھر ہمارے اسلام کو قبول کرے. ہم دین اور دنیا دونوں سے پیچھے اس لیے ہیں کہ اگر ہم دین کا بھی کوئی کام کرتے ہیں تو اس میں بھی بالکل آخری درجے پہ رہ کر, اور دنیا کے کام تو ہم نے چھوڑے ہوئے ہیں یہ سوچ کر کے, ہیں نا دوسرے لوگ کرنے والے, ہم بس ان سے لیتے جائیں گے اور وہ کام ہمیں خود کرنا نہیں پڑے گا. تو فرمائے وہ ان کے لیے بھاری دیگے بنواتے تھے, اے آلے داؤد عمل کرو شکر کے طریقے پر, اللہ کی نعمتوں کا صحیح استعمال کر کے, میرے بندوں میں کم ہی شکر گزار ہے. اللہ اکبر. اپنے آپ سے پوچھیے اس آیت کی روشنی میں میں کہاں آتی ہوں. پھر جب سلیمان پر ہم نے موت کا فیصلہ نافذ کیا تو جنوں کو اس کی موت کا پتہ دینے والی کوئی چیز اس خن کے سوا نہ تھی جو اس کے اثر کو کھا رہا تھا. یعنی اللہ جب کام لینا چاہتا ہے یا بگڑوانا چاہتا ہے تو چھوٹی سی مخلوق سے لے لیتا ہے. اسی طرح جب سلیمان علیہ السلام گر پڑے تو جنوں پر یہ بات کھل گئی کہ اگر وہ غیب کے جاننے والے ہوتے تو اس ذلت کے عذاب میں مبتلا نہ رکھے جاتے. حضرت سلیمان علیہ السلام نے بیت المقدس بنوانا شروع کیا, جنوں سے بنواتے تھے, اور اللہ کے حکم کو دیکھیے کہ ابھی کام پورا نہیں ہوا تو موت آ گئی. اب اگر ان کی موت کی خبر جنوں کو ہوتی تو وہ بھاگ جاتے. اللہ سبحانہ تعالیٰ نے اس کے لیے کیا طریقہ کیا کہ ان کی ڈیڈ باڈی کو وہیں روک لیا. اپنے اسا پہ ٹیک لگا کے کھڑے رہتے تھے, ایک شیشے کا کہتے ہیں کمرہ بنا ہوا تھا وہاں پہ, تو جنات سمجھتے کہ یہ ہمیں دیکھ رہے ہیں. لیکن کچھ عرصہ گزرا تو گھن کا کیڑا جس کو آپ دیمک کہتے ہیں اس نے اس لکڑی کو کھایا, تو ان کی ڈیڈ باڈی جب گری جنوں کو پتا چل گیا کہ مالک تو چلے گئے تو وہ بھی بھاگ گئے. تو یہاں سے پتا چلتا ہے کہ پاس لوگوں کے سر پہ کھڑے رہے تو وہ کام کرتے ہیں نہیں تو نہیں کرتے. تو یہاں اس پورے قصے میں سورت کا دہ حضرت سلیمان کو تو انہوں نے انسانیت کو فائدہ دیا. اب آگے سے قوم سبا کی کہانی شروع ہو رہی ہے. جن کو نعمتیں ملی تو انہوں نے ناشکری کے رویے اختیار کیے. لقد کان علی سبا فی مسکن ہی ماجا, سبا کے لیے ان کے اپنے مسکن ہی میں ایک نشانی موجود تھی, دو باغ دائیں اور بائیں, یعنی بہت سرسبز و شاداب جگہ تھی کہ سڑک کے دونوں طرف باغات ہوتے تھے. کہا کلو میں رزق ربکم واشکروا لہو, کھاؤ اللہ کے رزق میں سے اور شکر بجا لاؤ اس کا. یہ ہے اسلام کا نظریہ, اس کو ہائی لائٹ کر لیں. اسلام نے آپ کو جو نعمت دی ہے انجوائے کریں, لیکن شکر کریں اس کا, اللہ کی بندگی کریں. شکر بجا لاؤ اس کا, ملک ہے عمدہ و پاکیزہ اور پروردگار ہے بخشنے والا. اور کیا چاہیے, مومن کے دونوں ہاتھوں میں لڈو ہوتے ہیں, دنیا بھی ملتی ہے آخرت بھی ملے گی انشاءاللہ. مگر وہ لوگ منہ موڑ گئے, نہ شکری کے رویے. آخر کار ہم نے ان پر بند توڑ سیلاب بھیج دیا اور ان کے پچھلے دو باغوں کی جگہ دو اور باغ ان کو دیے, جن میں کڑوے کسیلے پھل اور جھاؤ کے درخت تھے اور کچھ تھوڑی سی بیریاں. یہ تھا ان کی نہ شکری کا بدلہ جو ہم نے ان کو دیا. خود سے پوچھے میں کس کس نعمت پہ ناشکری کرتی ہوں, کیا اس وقت یہ قرآن کا ملنا نعمت ہے؟ الحمدللہ. تو خود سے پوچھے شکر ہوں, دل سے شکر کر رہی ہوں کہ ناشکرے پن پہ ہوں؟ یہ تو نہیں سوچ رہی کہ آج نہ آتی, یا اپنے آنے پہ خوشی کرتے ہیں. الحمدللہ آپ سب تو بہت خوش دکھ رہے ہیں. ہاں, اور ناشکر انسان کسی ویسا بدلہ ہم کسی کو نہیں دیتے. اللہ میں ناشکرے پن سے بچائے. اس قوم کو اللہ نے بہت کچھ دیا تو انہوں نے ایسے جسٹ فار ایڈونچر کا کہ اللہ ہمیں نہیں یہ سبز درخت چاہیے, ہمیں تو خشکی چاہیے اور دور کے فاصلے ہوں, یعنی ناشکری کی. تو اللہ نے کیا کیا, ہم نے ان کے اور ان بستیوں کے درمیان جن کو برکت عطا کی تھی نمایاں بستیاں بسا دی تھی اور ان میں سفر کی مسافتیں ایک اندازے پر رکھ دیں. چلو پھر ان چلو پھرو ان راستوں میں رات دن پورے امن کے ساتھ. مگر انہوں نے کہا, یہ تھا ناشکری کا جملہ, اس کو نوٹ کر لیں, اے ہمارے رب ہمارے سفر کی مسافتیں لمبی کر دے. انہوں نے اپنے اوپر آپ ظلم کیا, آخر کار ہم نے انہیں افسانہ بنا کر رکھ دیا اور انہیں بالکل تتر بتر کر ڈالا. ایڈونچرس ہو گئے, اللہ کی نعمتوں کو انسانیت کے فائدے کی بجائے صرف ٹوریزم کے نام پہ لگا دیا اور اللہ کی نعمتیں ضائع کر دیں. یقیناً اس میں نشانیاں ہیں اور اس شخص کے لیے جو بڑا صابر اور شاکر ہو. وَلَقَدْ صَدَّقَ عَلَيْهِمْ, اور ان کے معاملے میں ابلیس نے اپنا گمان سچ پایا. کیا تھا ابلیس کا گمان, کہ بہت تھوڑے لوگ میری باتوں سے ہٹیں گے, اور انہوں نے اس کی پیروی کی سوائے ایک چھوٹے سے گروہ کے جو مومن تھا. کیا پتہ چلا, بہت تھوڑے لوگ ہیں جو شیطان کے ہاتھوں میں آنے سے رکتے ہیں. ابلیس کو ان پر کوئی اقتدار حاصل نہ تھا, مگر یہ جو کچھ ہوا اس لیے ہوا کہ ہم یہ دیکھنا چاہتے تھے کہ کون آخرت کا ماننے والا ہے اور کون اس کی طرف سے شک میں پڑا ہوا ہے. کیا پتہ چلا, شیطان کو قابو نہیں ہوتا بندے پر جب تک کہ ایک انسان شک میں نہ پڑے. تیرا رب ہر چیز پر نگران ہے, یعنی شیطان پہلے شک ڈالتا ہے کسی بات پہ, پھر اس کام سے انسان کو ہٹا لیتا ہے. سوچیے, اللہ کے دین پہ شک تو نہیں ہے مجھے, آج اپنے اسلام پہ شرمسار تو نہیں ہوں. اللہ تعالیٰ ہم سب کو ہدایت دے. اور یہ ایسی قوم تھی کہ جس کے قصے تھے, آج کے دور میں اگر آپ کہیں تو کوئی بہت زیادہ دنیا کا دولت مند اور سر سبز و شاداب اگر کوئی ملک ہونا تو یہ قوم سبا وہ تھی, لیکن لوگوں نے اللہ کی ناشکری کی. اللہ فرماتا ہے, قل ادعوا الذین زعمتم من دون اللہ, اے نبی ان مشرکوں سے کہہ دو کہ پکار دیکھو اپنے ان معبودوں کو جنہیں تم اللہ کے سوا اپنا معبود سمجھے بیٹھے ہو, وہ نہ تو آسمانوں میں کسی ذرے برابر چیز کے مالک ہیں نہ زمین میں, وہ آسمان و زمین کی ملکیت میں شریک بھی نہیں, ان میں سے کوئی اللہ کا مددگار بھی نہیں, اور اللہ کے حضور کوئی شفاعت بھی کسی کے لیے نفع مند نہیں ہو سکتی سوائے اس شخص کے جس کے لیے اللہ نے سفارش کی اجازت دی ہو, حتیٰ کہ جب لوگوں کے دلوں سے گھبراہٹ دور ہوگی, کب؟ قیامت کے دن, تو وہ سفارش کرنے والوں سے کہیں گے, کیا کہیں گے؟ تمہارے رب نے کیا جواب دیا, یعنی ان کو تو خوف طاری ہوگا نا, تو پوچھیں گے کیا جواب دیا ہے؟ وہ کہیں گے کہ ٹھیک جواب ملا اور وہ بزرگ و برتر ہے. اے نبی ان سے پوچھو, کون ہے جو تم کو آسمان و زمین سے رزق دیتا ہے؟ کہو اللہ. اب لا محالہ ہم میں اور تم میں ایک ہی ہدایت پر ہے, یا کھلی گمراہی میں پڑا ہوا ہے, یعنی پھر یا تمہاری بات ٹھیک ہے یا ہماری ٹھیک ہے. ان سے کہو, جو قصور بھی ہم نے کیا ہو اس کی باز پرست تم سے نہ ہوگی, اور جو کچھ تم کر رہے ہو اس کی کوئی جواب طلبی ہم سے نہ کی جائے گی. سوچیں ذرا چند سیکنڈ, قیامت کے دن کہہ دیا جائے گا ہر ایک کو اس کا اپنا رپورٹ کارڈ ملے گا, دوسرے کا فائدہ یا نقصان آپ کے نام پہ نہیں ہوگا. کہو, ہمارا رب ہم کو جمع کرے گا, پھر ہمارے درمیان ٹھیک ٹھیک فیصلہ کرے گا, وہ ایسا زبردست حاکم ہے جو سب کچھ جانتا ہے. ان سے کہو, ذرا مجھے دکھاؤ تو صحیح. کیا वो जिनको तुम पुकारते हो, यानी वो मबूद, वो हस्तियां, दिखाओ तो सही कौन सी हस्तियां जिन्हें तुमने उसके से शरीक लगा रखा है। हरगिज नहीं, जबरदस्त और दाना तो बस वो अल्लाह ही है। और ए नबी, हमने तुमको तमाम इंसानों के लिए बशीर और नजीर बनाकर भेजा, मगर अक्सर लोग नहीं जानते। सच है कि नहीं? क्या हम अल्लाह के नबी के इस मुकाम को पहचानते हैं आज अपनी जिंदगी में? ये लोग कहते हैं आपसे, ये लोग आपसे कहते हैं वो कयामत का वादा कब पूरा होगा अगर आप सच्चे हो। कहो, तुम्हारे लिए एक ऐसे ही दिन की मियाद मुकर्रर है जिसके आने में ना घड़ी भर की ताखीर तुम कर सकते हो और ना एक घड़ी की तकदीम, यानी जो वक्त है वही होगा, ना कयामत डिले होगी ना वक्त से पहले आएगी। वकाल अल्लज़ीना कफरू, ये काफिर कहते हैं हम हरगिज इस कुरान को नहीं मानेंगे। वो मुंह से कहते थे, आज हम वैसे कह रहे हैं, और ना इससे पहले आई हुई किसी किताब को तस्लीम करेंगे। काश तुम देखो इनका हाल उस वक्त जब ये जालिम अपने रब के हजूर खड़े होंगे। इमेजिन करें, क्यामत का दिन है, सब खड़े हैं। इस वक्त ये एक दूसरे पर इल्जाम धरेंगे। जो लोग दुनिया में दबाकर रखे गए थे वो बड़े बनने वालों से कहेंगे, अगर तुम ना होते ना तो हम मोमिन होते। हाईलाइट, चलिए नमाज के लिए खड़े होते हैं। एक और सिखाया है। चलिए अल्हम्दुलिल्लाह, शुरू करते हैं, कंटिन्यू करना है, इसलिए कि हमारा बीच में तकरीबन 20 मिनट के करीब चला गया टाइम। जी ऑनलाइन पे लिखिएगा, आवाज है आपके लिए। औस बिल्लाहि मिनश्शैतानिर्रजीम, कंटिन्यू करेंगे इसी को। قال الذين استكبروا للذين استضيفوا نحن صددناكم عن الهدى, वो बड़े बनने वाले उस दिन उन दबे हुए लोगों को जवाब देंगे। आप भी तरह इस जवाब को सुनिए, क्या हमने तुम्हें इस हिदायत से रोका था जो तुम्हारे पास आई थी? नहीं, बल्कि तुम खुद मुजरिम थे। वो दबे हुए लोग इन बड़े बनने वालों से कहेंगे, नहीं। अब इस जवाब को हाईलाइट करें और जरा आप अपनी तरतीब देखें बैठने की। सब जरा आप देखिए, सारी जिंदगी जिनके ऊपर बात करते रहे वो कल बड़े कहेंगे कि हमने तुम्हें रोका था हिदायत से, ना मानते हमारी बात। अल्लाह अकबर, नहीं बल्कि तुम खुद मुजरिम थे। वो दबे हुए लोग इन बड़े बनने वालों से कहेंगे, नहीं बल्कि शब और रोज की मक्कारी थी जब तुम हमसे कहते थे कि हम अल्लाह से कुफर करें और दूसरों को इसका हमसर ठहराएं, यदि तुम्हारे प्रेशर में आके हम गुनाह करते थे। आखिरकार जब ये लोग अजाब को देखेंगे, यानी कोई किसी वजह से भी गलत काम करे लेकिन अब नसीब में अजाब है, तो क्या होगा? तो अपने दिलों में पछताएंगे और हम इन मुनकरीन के गलों में तौक डाल देंगे। क्या लोगों को इसके सिवा और कोई बदला दिया जा सकता है कि जैसे अमाल उनके थे वैसी ही जजा वो पाए? कभी ऐसा नहीं हुआ कि हमने किसी बस्ती में एक खबरदार करने वाला भेजा हो और इस बस्ती के खाते पीते लोगों ने यह ना कहा हो कि जो पैगाम तुम लेकर आए थे इसको हम नहीं मानते। हमेशा पड़े खाते पीते लोगों ने नबियों की दावत को ठुकरा दिया। उन्होंने हमेशा यही कहा था कि हम तुमसे ज्यादा माल और औलाद रखते हैं और हम हरगिज सजा पाने वाले नहीं। ए नबी, इनसे कहो मेरा रब जिसे चाहता है ज्यादा रिस्क देता है और जिसे चाहता है नफा तुलाता करता है, मगर अक्सर लोग इसकी हकीकत नहीं जानते। रह गई ये तुम्हारी औलाद और तुम्हारी दौलत और तुम्हारी औलाद नहीं है जो तुम्हें हमसे करीब करती हो। इसको हाईलाइट करें, औलाद और दौलत अल्लाह के करीब नहीं करती। हाँ, मगर जो ईमान लाए और नेक अमल करे, यही लोग हैं जिनके लिए उनके अमल की दोहरी जजा है और वो बुलंदो बाला इमारतों में इत्मीनान से रहेंगे। रहे वो लोग जो हमारी आयात को नीचा दिखाने के लिए दौड़ धूप कर रहे हैं, उलाए कफिल अजाबी मुखदरून, तो वो अजाब में मुबतला होंगे। क्या पता चला इस सारी बात से कि अल्लाह के हुक्म से रिस्क बढ़ता भी और कम भी होता है, और जो जिंदगी में अल्लाह के दीन के खिलाफ कोशिशें करेगा उसको आखिरत में अजाब मिलेगा। ए नबी, इनसे कहो मेरा रब अपने बंदों में से जिसे चाहता है खुला रिस्क देता है और जिसे चाहता है नपा तुला देता है। शुक्र करे अपने ऊपर दिल की गहराई से कि अल्लाह तूने मुझे जितना दिया अल्हम्दुलिल्लाह, जो कुछ तुम खर्च करते हो इसकी जगह वही तुमको और देता है और वह सब रासिकों से बेहतर रासिक है। सुभान अल्लाह। ऐसे नहीं लगता दिल की बात पकड़ी जाती है, यकीन करें, ऐसे लगता है हम जो सोचते हैं अल्लाह ताला उसको हमारे सामने ले आता है। तो याद रखिए कि रिस्क के आने और जाने की फिक्र ना करें। हदीस में आता है कि जो अल्लाह के दीन पे खर्च करता है अल्लाह उस पर खर्च करेगा, और जितना इंसान खर्च करता है उतना अल्लाह के हुक्म से रिस्क जो है वो बढ़ने लगता है। तो कभी भी अल्लाह के रास्ते में देने से अपने दिल को छोटा नहीं करना। और जिस दिन वो तमाम लोगों को जमा करेगा, फिर फरिश्तों से पूछेगा, क्या ये लोग तुम्हारी ही इबादत किया करते थे? तो वो जवाब देंगे, पाक है आपकी जात। सोचे जरा फरिश्तों के दिल पे क्या गुजरेगी, क्योंकि अगर उन्होंने कहा होगा तो उनकी भी पकड़ होगी, कहेंगे नहीं हमने नहीं कहा, हमारा ताल्लुक तो आपसे है ना कि इन लोगों से, दरअसल ये हमारी नहीं बल्कि जिन्नों की इबादत करते थे, इनमें से अक्सर इन्हीं पर ईमान लाए हुए थे। इस वक्त हम कहेंगे, आज तुम में से कोई ना किसी को फायदा पहुंचा सकता है ना नुकसान, और जालिमों से हम कह देंगे, अब चखो इस अजाबे जहन्नुम का मजा। सोचिए जरा, मजा तो नहीं होता जहन्नुम का, वजह क्या थी? क्योंकि तुम जिसको झुठलाया करते थे। हाल क्या था इनका? जब इनको हमारी तरफ से साफ साफ आयात सुनाई जाती थी तो ये कहते हैं, ये शख्स तो बस ये चाहता है कि तुमको इन माबूदों से बरगश्ता कर दे, यानी तुम्हारा दिल खट्टा कर दे इन बुतों से, जिनकी इबादत तुम्हारे बाप दादा करते आए, और कहते हैं ये कुरान महज एक झूठ है घड़ा हुआ। नौसुबिल्ला। इन काफिरों के सामने जब हक आया तो उन्होंने कह दिया कि ये तो सरीख जादू है, हालांकि ना हमने इन लोगों को पहले किताब दी थी कि ये इसे पढ़ते हों, और ना तुमसे पहले इनकी तरफ कोई आगाह करने वाला आया। पता क्या चला कि लोग नबियों की कदर नहीं करते, और इनसे पहले के लोग भी झुठला चुके हैं। वमा बलगुम इशारा मा आतैनाहुम, जो कुछ हमने उनको दिया उसके उशरे अशीर को भी ये नहीं पहुंचे, यानी आज लोगों को जो मिला पहले लोगों को इससे कई गुना ज्यादा मिला था, मगर जब उन्होंने मेरे रसूलों को झुठलाया तो देख लो मेरी सजा कैसी सख्त थी। सोचिए, जब इतने बड़ी कौमें झुठला के ना रही तो आज मैं और आप कैसे बचेंगे? ए नबी, इनसे कहो मैं तुम्हें बस एक बात की नसीहत करता हूँ, अल्लाह के लिए तुम अकेले अकेले और दो दो मिलकर अपना दिमाग लड़ाओ और सोचो तुम्हारे साहिब में आखिर ऐसी कौन सी बात है जो जुनून की हो, वो तो एक सख्त अजाब की आमद से पहले तुमको आगाह करने वाला है। इनसे कहो, क्या कहो इनसे? अल्लाहु अकबर। मा सअलतुकुम मिन अजरिन फहुव लकुम, मैं तो इस काम पर तुमसे कोई अजर नहीं मांगता, और अगर मांगू तो वो तुम ही को मुबारक रहे, मेरा अजर तो अल्लाह के जिम्मे है और वो हर चीज पर गवाह है। इनसे कहो मुझ पर अल्लाह हक का इल्का करता है और वो तमाम पोशीदा हकीकतों को जानने वाला है। कहो हक आ गया है और अब बातिल के किए कुछ नहीं हो सकता। कहो अगर मैं गुमराह हो गया हूँ तो मेरी गुमराही का वबाल मुझ पर है, और अगर मैं हिदायत पर हूँ तो इस वही की बिना पर हूं जो मेरा रब मेरे ऊपर नाजिल करता है, और वो सब कुछ सुनता और करीब है। महसूस करते हैं अल्लाह को अपने करीब। वला उतराइ फजीउ फला फौत वखिजु मिन मकानिन करीब, काश तुम देखो उन्हें उस वक्त जब ये लोग घबराए फिर रहे होंगे और कहीं बचकर न जा सकेंगे बल्कि करीब ही से पकड़ लिए जाएंगे। उस वक्त ये कहेंगे कि हम इस पर ईमान ले आए, हालांकि अब दूर निकली हुई चीज कहाँ आ सकती है, इससे पहले ये कुफर कर चुके हैं और बिला तहकीक दूर दूर की कौड़ियां लेकर आते हैं, यानी सीधे सीधे मानी बदल कर दूर की बातें करते हैं कुरान के वक्त। इस वक्त जिस चीज की ये तमन्ना कर रहे होंगे इससे महरूम कर दिए जाएंगे, जिस तरह इनके पेशरो हम मशरूफ महरूम हो चुके होंगे। ये बड़े गुमराह कुन शक में पड़े हुए लोग हैं। आप देखिए कि हम इसे क्या पढ़ रहे हैं, नाफरमानी करने वाली कौमों का हाल। तो दुआ कीजिए कि आज के दौर के हम उसे मुसलमान अल्लाह की नेमतों की नाशुक्री करके अल्लाह की इस पकड़ का शिकार ना हो जाएं। अगली सूरत नेमतों वाली है, सूरत फातिर का नाम पढ़ते ही एकदम जरा अपने दिल में हरकत महसूस करें, कौन है फातिर? अल्लाह की जात है। इसमें अल्लाह की इतनी खूबसूरत कुदरतें हैं, और आपको इसमें तकाबुल दिखेगा, अपोजिट चीजों का तकाबुल दिखेगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अपने आप को तैयार करें कि मैं इतनी प्यारी बात सुनने वाली हूँ। अल्हम्दुलिल्लाह फातिर समावाति वल अर्दि जाइलिल मलाइकति रुसुला, तारीफ अल्लाह ही के लिए है जो आसमानों और जमीन का बनाने वाला और फरिश्तों को पैगाम रसा मुकर्रर करने वाला, ऐसे फरिश्ते जिनके दो दो और तीन तीन और चार चार बाजू हैं। आपको पता है कि फरिश्तों के पर होते हैं? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने 3 दफा अपनी जिंदगी में जिब्राइल को असल शक्ल में देखा, اور آپ کی ایک بہت ہی خوبصورت روایت کا خلاصہ ہے کہ میں نے جب جبرائیل کے پر دیکھے تو اس میں موتی اور یاقوت لگے ہوئے تھے. ہمارے ذہن میں تو جبرائیل کا بس یہی تصور آتا ہے نا, ایک بڑے سخت سے ہوں گے, انتہائی رقیق, انتہائی خوبصورت. اتنے زیادہ فرشتے خوبصورت ہوتے ہیں کہ آپ اس کا امیجینیشن میں بھی نہیں تصور کر سکتے. اللہ اکبر. وہ اپنی مخلوق کی ساخت میں جسے ساختہ اضافہ کرتا ہے, یقیناً وہ ہر چیز پر قادر ہے. اگلی حصے کو ہائی لائٹ کیجیے. کوئی اچھی سی دعا مانگے پہلے. آپ کی کوئی طلب ہے اللہ سے, کوئی ضرورت رکھی دی ہے, تو پھر مانگیے. ما یفتح اللہ للناس, اللہ جس رحمت کا دروازہ بھی لوگوں کے لیے کھولنا چاہے. فلا ممسک لہا, اسے کوئی روکنے والا نہیں. دعا کریں اللہ ہم پہ اپنی رحمتوں کے دروازے کھول دے. اللہ اپنی رحمت دے دے ہمیں, یا اللہ اپنے دین کے لیے کبھی کسی کا محتاج نہ کرنا. وما یمسک, اور جسے وہ بند کر دے, اسے پھر اللہ کے سوا کوئی دوسرا کھولنے والا نہیں. مت لوگوں سے الجھا کریں, لوگ آپ کو فائدہ نہیں دیتے. اوپر دیکھنا سیکھیں, فائدہ بھی ادھر سے آتا ہے, نقصان بھی ادھر سے آتا ہے. وَهُوَ الْعَزِيزُ الْحَكِيمُ, اور وہ غالب اور حکمت والا. کیوں نہیں دیتا ہمیں اپنے ہماری مانگی ہوئی کچھ چیزیں؟ کیونکہ اس کی حکمت سے اس کو پتا ہے کہ ہم اس چیز کو پانے کے بھی قابل بھی نہیں ہیں, اور غالب ہے. یا ایھا الناس اذکروا نعمت اللہ علیکم, لوگوں تم پر جو اللہ کے احسانات ہیں ان کو یاد کرو. کرتے ہیں کہ اللہ کے سوا کوئی اور خالق بھی ہے جو تمہیں آسمان اور زمین سے رزق دیتا ہو؟ کوئی معبود اس کے سوا نہیں. آخر تم کو کہاں سے دھوکا لگ رہا ہے, یعنی کہاں سے دھوکا کھا رہے ہو کہ اللہ کے سوا کوئی اور ہے؟ کہیے کہ کوئی نہیں. تو اب اگر یہ تجھ کو جھٹلائیں تو کوئی نئی بات تھوڑی ہے. فقط کذبت رسل من قبلک, آپ سے پہلے بھی بہت سے رسول جھٹلائے جا چکے ہیں, اور سارے معاملات بالآخر اللہ ہی کی طرف رجوع ہونے والے ہیں. اگلی آیتوں کو ہائی لائٹ کیجیے گا, بالکل دل میں اترنے والی آیتیں, انجوائے کریں موج. آپ اس کو اس طرح سے پڑھیں کہ حقیقت میں آپ کو لگے کہ یہ آیتیں آپ کے دل پہ نازل ہو رہی ہیں. یا ایھا الناس ان وعد اللہ حق فلا تغرنکم الحیات الدنیا, اے لوگو اللہ کا وعدہ یقیناً برحق ہے, لہذا دنیا کی زندگی تمہیں دھوکے میں نہ ڈالے, اور نہ وہ بڑا دھوکے باز تمہیں اللہ کے بارے میں دھوکا دینے پائے. کون؟ ابلیس, شیطان. در حقیقت شیطان تمہارا دشمن ہے, اس لیے تم بھی اس کو دشمن سمجھو. انما یدعو حزبہ لیکون من اصحاب السعیر, وہ تو اپنے پیروکاروں کو اپنی راہ پر اس لیے بلا رہا ہے کہ وہ دوزخیوں میں شامل ہو جائیں. جو لوگ کفر کریں گے ان کے لیے سخت عذاب ہے, اور جو ایمان لائیں گے اور نیک عمل کریں گے ان کے لیے مغفرت اور بڑا اجر ہے. بھلا کچھ ٹھکانہ ہے اس شخص کی گمراہی کا جس کے لیے اس کا برا عمل خوش نما بنا دیا گیا ہو اور وہ اسے اچھا سمجھ رہا ہو؟ سوچیے, دعا کریں کہ اللہ میرے ساتھ نہ یہ معاملہ ہو کہ میں برے کام کو اچھا سمجھوں. گند ٹریش کین کے اوپر اگر آپ سمجھیں کہ کس چیز کا, یعنی ٹریش کین رکھا ہو اور آپ اس کے اوپر پھولوں کے کسی گلدستے کا لیبل لگا دے تو کیا خوشبو آنے لگے گی اس سے؟ تو اپنے برے کاموں کو ہم نے خود پہچاننا ہے. حقیقت یہ کہ اللہ جسے چاہتا ہے گمراہی میں ڈال دیتا ہے, اور اللہ جسے چاہتا ہے راہ دکھاتا ہے. فلا تصب نفسک علیہم حسرات, بس نبی خواب کی جان ہی ان لوگوں کے خاطر غم اور افسوس میں گھل جائے, جیسے میری گھل رہی ان لوگوں کی جو ابھی واپس نہیں آئے ان کرسیوں پہ اور ادھر ادھر بیٹھ کے. حیرت کی بات ہے نا, آپ دیکھیں ذرا کیسے بینچ لگ رہے ہیں. یہاں سب بچیاں بیٹھی ہوئی تھی, اب ادھر کوئی نہیں ہے, وہ باہر بیٹھے ہوئے. چھوٹی چھوٹی چیزوں کو دیکھیں ہم کہ اس قرآن کا ماحول ہمیں, ہم اس ماحول کا حصہ بن کے کیا کرتے ہیں اور ہم اس سے ہٹ کے کیا کرتے ہیں. فلا تسخب نفسک علیہم حسرات, پس نبی خواب خواب کی جان ان لوگوں کی خاطر غم اور افسوس میں نہ گھلے, غم کرنا چھوڑ دو. ان اللہ علیم بما یصنعون, بے شک اللہ خوب جانتا ہے جو وہ کر رہے ہیں. وہ اللہ ہی تو ہے جو ہواؤں کو بھیجتا ہے, پھر وہ بادل اٹھاتی ہیں, پھر ہم اسے اجاڑ علاقے کی طرف لے جاتے ہیں, اور اسی زمین کو جلا اٹھاتے ہیں جو مری پڑی تھی. مرے ہوئے انسانوں کا جی اٹھنا بھی اسی طرح ہوگا. کیا چاہتے ہیں ہم؟ عزت چاہتے ہیں؟ تو فرمایا, من کان یرید العزت فللہ العزت جمیعا, جو کوئی عزت چاہتا ہو اسے معلوم ہونا چاہیے کہ عزت ساری کی ساری اللہ کی ہے. اس کے ہاں جو چیز اوپر اٹھتی ہے وہ صرف پاکیزہ قول ہے, اور عمل صالح اس کو اوپر چڑھاتا ہے. ہائی لائٹ کریں گے. ہم نیکیاں کرتے ہیں نا، رمضان میں کر رہے ہیں الحمدللہ، تہجدوں میں، تراویوں میں، یہ کہاں جا رہی ہیں؟ یہ سب جمع ہو رہی ہیں. ہمارے نیک عملوں کے پر کیا ہیں؟ انسان کا عقیدہ لا الہ الا اللہ. اس سے پتہ چلتا ہے کہ بہت ساری نیکیاں تو منہ پہ ماری جاتی ہیں جب عقیدے میں ذوف ہوتا ہے. اللہ تعالیٰ ہمیں بچا کے رکھے. والذین یمکرون السیئات لہم عذاب شدید. رہے وہ لوگ جو بےہودہ چال بازیاں کرتے ہیں، ان کے لیے سخت عذاب ہے اور ان کا مکر خود ہی غارت ہونے والا ہے. اللہ نے تم کو مٹی سے پیدا کیا، پھر نطفے سے، پھر تمہارے جوڑے بنائے، یعنی مرد اور عورت. کوئی عورت حاملہ نہیں ہوتی، نہ بچہ جنتی ہے، مگر یہ سب کچھ اللہ کے علم میں ہے. وَمَا يُعَمَّرُ مِن مُعَمَّرٍ وَلَا يَنْقُصُ وَلَا يُنْقَصُ مِنْ عُمُرِهِ إِلَّا فِي كِتَابٍ. اور نہیں کوئی عمر پانے والا جو عمر پائے، اور نہ کسی کی عمر میں کوئی کمی ہوتی ہے، مگر یہ سب کچھ ایک کتاب میں لکھا ہوتا ہے. اور اللہ کے لیے یہ بہت آسان ہے. ہمارے حساب کتاب کتنے اپڈیٹ ہوتے ہیں؟ اللہ نے ایک دھبا، ایک ڈاٹ بھی لکھا ہوا ہے ہمارے گناہوں کا. بچیں گے؟ اگر حساب ہو گیا تو پکڑے جائیں گے. دعا کیجیے اللہ میں بغیر حساب کے جنت دے دے. اب یہاں سے تقابل دیکھیے، بڑا خوبصورت سا ربط ہے. اور پانی کے دونوں ذخیرے یکساں ہیں، ایک میٹھا اور پیاس بجانے والا ہے، پینے میں خوشگوار، اور دوسرا کھاری، سخت کے حلق چھیل دے. لوگ بھی دو ہی قسم کے ہوتے ہیں، ایک میٹھے سافٹ نرم، اور ایک کھاری کھردرے. خلق ہی جل جاتا ہے، ان کو ان کی بات سن کے کلیجہ ہی جل جاتا ہے. مگر دونوں سے تم ترو تازہ گوشت حاصل کرتے ہو. یعنی کھاری پانی ہے یا میٹھا پانی ہے، مچھلیاں دونوں سے نکلتی ہیں. تو تم برے ماحول کا شکوہ کر کر اپنی پروڈکٹیوٹی کو نہ چھوڑو. پہننے کے لیے زینت کا سامان بناتے ہو، نمکین پانیوں میں سے موتی اور گونگے نکلتے ہیں. تم برے حالات میں اچھے سے کام کر کے کیوں نہیں سامنے آتے؟ اور اسی پانی میں سے تم کشتیاں چلاتے ہو تاکہ اس کے فضل کو ڈھونڈو. وَلَعَلَّكُمْ تَشْكُرُونَ. اور تاکہ تم اس کے شکر گزار بنو. کیا کرتے ہو؟ تم دیکھتے ہو کہ کشتیاں اس کا سینہ چیرتی چلی جا رہی ہیں، تاکہ اللہ کا فضل تلاش کرو اور اس کے شکر گزار بنو. وہ دن کے اندر رات کو، رات کے اندر دن کو پیروتا ہوا لے آتا ہے. چاند اور سورج کو اس نے مسخر کر رکھا ہے. یہ سب کچھ ایک وقت مقرر تک چلے جا رہا ہے. وہی اللہ جس کے یہ سارے کام ہیں تمہارا رب ہے، اور بادشاہی اسی کی ہے. اسے چھوڑ کر جن دوسروں کو تم پکارتے ہو، وہ ایک پیپر کاہ کے بھی مالک نہیں ہو سکتے. انہیں پکارو تو وہ تمہاری دعا سن نہیں سکتے، اور سن لے تو تمہیں اس کا کوئی جواب نہیں دے سکتے. کتنا نہ سمجھے انسان جو پھر انہی کے سامنے آئے، اور قیامت کے روز وہ تمہارے شرک کا انکار کریں گے. حقیقت حال کی ایسی صحیح خبر ہوتا. کون ہے یہاں خبردار؟ اللہ کی ذات. یہ آیتیں بڑی پیاری ہیں، اس پہ الحمدللہ کئی بار بات کی کا موضوع ہے. تو آپ کو چاہوں گی کہ اس آیت کی تفسیر سنیں. مجھے معلوم ہے کہ ایک لیکچر اس وقت بھی ویب سائٹ پہ انہی آیتوں پہ، نام مجھے اس کا یاد نہیں ہے، لیکن کچھ محتاجی کی بات ہے. آئیے ذرا خود کو مکمل محتاج سمجھتے ہوئے اس آیت کو سنتے ہیں. یا ایھا الناس انتم الفقراء الی اللہ واللہ هو الغنی الحمید. لوگو، اپنا نام لکھیں، تم ہی اللہ کے محتاج ہو، اور اللہ تو غنی اور حمید ہے. وہ چاہے تو تمہیں ہٹا کر کوئی نئی خلقت تمہاری جگہ لے آئے. ایسا کرنا اللہ کے لیے کچھ دشوار بھی تو نہیں. کوئی بوجھ اٹھانے والا کسی دوسرے کا بوجھ نہ اٹھائے گا، اور اگر کوئی بوجھ سے لدا ہوا شخص اپنا بوجھ اٹھانے کے لیے پکارے. سوچئے، ٹرین اسٹیشن سوچئے، کھلی ہے، کندھے پہ چار چھ باکس پڑے ہوئے ہیں، اور کسی سے کہ ذرا مدد کرو تو کوئی مدد نہیں کرتا. لا یحمل منہ شیئا، اس کے بوجھ کا ایک ادنا سا حصہ بھی بٹانے کے لیے کوئی کام نہ آئے گا. ولو کان ذا قربا، چاہے وہ قریب ترین رشتہ دار ہی کیوں نہ ہو. سوچے، قیامت کے دن میرے کوئی کام نہیں آئے گا، چاہے میرے رشتہ دار ہو. تو جس نے کام آنا ہے آج اس کے کام آ جاؤ، اس کے کام کر لو خوشی سے، مسکراتے چہروں سے، چمکتے دمکتے چہروں کے ساتھ اللہ کے راستوں میں نکلو، خوشیاں مناؤ اس سودے پہ. اللہ نے تمہیں اپنی کتاب کے لیے چنا ہے. انما تنذر الذین یخشون. اے نبی، تم تو صرف انہی لوگوں کو آگاہ کر سکتے ہو جو بن دیکھے اپنے رب سے ڈرتے ہیں. آپ جیسے لوگ رب کو دیکھا نہیں، اس سے اجر پانے کے لیے بیٹھے ہیں. وقام الصلاۃ، اور نماز قائم کرتے ہیں. وَمَن تَزَكَّى فَإِنَّمَا يَتَزَكَّى لِنَفْسِهِ، اور جو کوئی تزکیہ اختیار کرتا ہے یعنی پاکیزگی اختیار کرتا ہے وہ اپنی ہی بھلائی کے لیے کرتا ہے، اور پلٹنا سب کو اللہ کی طرف ہے. اندھا اور آنکھوں والا برابر نہیں، نہ تاریکیاں اور روشنیاں برابر ہیں، نہ ٹھنڈی چھاؤں اور دھوپ کی تپش ایک جیسی ہے، اور نہ زندے اور مردے برابر ہیں. جسے اللہ چاہتا ہے سنواتا ہے، مگر اے نبی تم ان لوگوں کو نہیں سنوا سکتے. کون؟ من فی القبور، جو قبروں میں ہیں. اس سے بھی بڑی کوئی دلیل ہوگی کہ مردے نہیں سنتے. نبی کو کہہ دیا آپ قبروں میں مدفون لوگوں کو نہیں سنوا سکتے، تم تو بس ایک خبردار کرنے والے ہو. اصل میں اشارہ کہ ان کے دل مردے ہو چکے ہیں، ان کے دل قبرستان بن چکے ہیں، نافرمانیاں کر کے اب ان کو اللہ کی بات سمجھ ہی نہیں آتی. ہم نے آپ کو حق کے ساتھ بھیجا ہے، بشارت دینے والا اور ڈرانے والا بنا کر، اور کوئی امت ایسی نہیں گزری جس میں کوئی آگاہ کرنے والا نہ آیا ہو. اب اگر یہ تمہیں جھٹلاتے ہیں تو ان سے پہلے گزرے ہوئے لوگ بھی جھٹلا چکے. Nothing is new. ان کے پاس ان کے رسول کھلے دلائل اور صحیفے اور روشن ہدایات دینے والی کتاب لے کر آئے تھے. سوچیے پھر لوگوں نے کیا کیا ہوگا، ہاتھوں ہاتھ لیا ہوگا؟ نہیں، لوگ ہاتھوں ہاتھ نہیں لیتے. پھر جن لوگوں نے کفر کیا، فکیف کان نکیر، تو میں نے ان کو پکڑ لیا، اور دیکھ لو میری سزا کیسی سخت تھی. دعا کیجیے اللہ ہمیں اپنی پکڑ کا شکار نہ کرے. کیا آج گناہ کرتے ہوئے ہمیں احساس ہوتا ہے کہ اللہ کی پکڑ کا شکار نہ ہو جاؤں؟ پہلے ڈراوے، اب دیکھیے کہ اللہ کی کائنات کی خوبصورت چیزیں ہیں. مجھے سورۃ نحل یاد آ رہی ہے اس آیت سورت کو پڑھاتے ہوئے. الم تر ان اللہ انزل من السماء ماء فاخرجنا به ثمرات. کیا تم دیکھتے نہیں ہو؟ کیا مطلب ہے؟ دیکھو، غور کرو. کریں گے غور؟ اسمائل دیں، ایک دوسرے کو دیکھ کے مسکرائیں. چلے اب ان آیتوں کو سنیں. کیا تم دیکھتے نہیں ہو کہ اللہ آسمان سے پانی برساتا ہے، اور پھر اس کے ذریعے سے ہم طرح طرح کے پھل نکال لاتے ہیں جن کے رنگ مختلف ہوتے ہیں. فروٹ چاٹ بناتے ہیں؟ آج کس نے بنانی ہے؟ روز ہی بنتی ہے. تو پھر آج غور کریں گے، لکھیں اپنا ہوم ورک. آج آپ نے فروٹ سے باتیں کرنی ہے. کچن کا ڈور بند کر لیں ورنہ کہیں گے یہ پاگل ہو گئی ہے. اللہ اکبر. پھلوں میں بھی سفید، سوری پھلی منہ پہ آ گیا، پہاڑوں میں بھی سفید، سرخ اور گہری سیاہ دھاریاں پائی جاتی ہیں جن کے رنگ مختلف ہوتے ہیں. انشاءاللہ آپ کو ڈیٹیل سے جب پڑھیں گے آپ تو دکھائیں گے کچھ رنگوں کے پہاڑ آپ نے کبھی دیکھے بھی نہیں ہوں گے. بالکل زیبرے کی شکل کے پہاڑ ہیں دنیا میں، کالی اور سفید دھاریاں، اور کہیں سبز اور کہیں پرپل کلر کے پہاڑ، کہیں سرخ کلر کے پہاڑ. اور اسی طرح انسانوں اور جانوروں اور مویشیوں کے رنگ بھی مختلف ہیں. اللہ کیا سکھانا چاہ رہے ہیں؟ کہ سب لوگ ایک جیسے نہیں. اب اگلی آیتوں کو پڑھنے سے پہلے دل مضبوط کریں، اور خاص طور پہ وہ لوگ جو قرآن پڑھ چکے ہیں ان کے لیے تو یہ آیتیں حقیقت میں توڑ کے رکھنے والی آیتیں ہیں. انما یخش اللہ من عباده العلماء ان اللہ عزیز غفور. حقیقت یہ کہ اللہ کے بندوں میں سے صرف علم رکھنے والے لوگ ہی اس سے ڈرتے ہیں. یہ ہے ڈیفینیشن آف عالم. لوگ کہتے ہیں آپ عالم ہیں، آپ عالمہ ہیں، آپ عالمہ کا کورس کراتے ہیں. لا حول ولا قوت الا باللہ. عالم وہ ہے جو اللہ سے ڈرے. حدیث میں ہے سارا علم اپنے صاحب پر وبال ہے سوائے اس علم کے جس پہ عمل کر لیا جائے. مجھے ایسا لگتا ہے کہ سارا کھایا پیا انسان پہ فیٹ بن کے چڑھتا ہے سوائے اس کے جس کو ہضم کر لیا جائے. یقین کریں یہ علم کا بوجھ علم والوں کو قیامت کے دن پکڑائے گا. یاد رکھیے اگر علم والوں کے سینے کھلے ہوئے نہیں ہیں نا، کھٹے ہوئے سینوں کے ساتھ ہیں، تو وہ علم لوگوں کو دین سے قریب کرنے کے بجائے دور کرنے والا ہوگا. دعا کریں کہ اللہ مجھے اپنی خشیت دے. اس پہ آپ کو کئی تعریفیں لکھوائیں گے انشاءاللہ، خشیت کی اور علم کی. پھر پتہ چلتا ہے علم کیا ہے. آج ہم کتابیں پڑھنے کے نام کو علم کہتے ہیں، حالانکہ علم اللہ سے ڈرنے کا نام ہے. کیسے ہوتے ہیں لوگ جو علم والے ہوتے ہیں؟ ان الذین یتلون کتاب اللہ، جو لوگ کتاب اللہ کی تلاوت کر ان کو دیا ہے. بار بار خرچ کرنے کی بات ہے، اس کو خرچ کرتے ہیں. سرم والانیہ، ڈھکے اور چھپے خرچ کرتے ہیں. یقیناً وہ ایک ایسی تجارت کے متوقع ہیں جس میں ہرگز خسارہ نہ ہوگا. اس تجارت میں انہوں نے اپنا سب کچھ اس لیے کھپایا ہے. پوچھے پائے سب کچھ تو نہیں، بس کچھ کھپاتے ہیں تاکہ اللہ ان کے اجر پورے کے پورے ان کو دے، اور مزید اپنے فضل سے ان کو عطا فرمائے. بے شک اللہ بخشنے والا اور قدر دان ہے. دعا کیجیے اللہ ہمیں سب کچھ اپنے راستے میں چھپانے والا بنا دے. جب دنیا سے جائیں تن تنہا ہو, کچھ ہمارے پاس نہ اللہ کے, اللہ سے بچا کے کچھ نہ رکھیں. اللہ اکبر. اے نبی, جو کتاب ہم نے آپ کی طرف وحی کے ذریعے بھیجی ہے وہی حق ہے, تصدیق کرتی بھی آئی ہے ان کتابوں کی جو اس سے پہلے آئی تھیں. بے شک اللہ اپنے بندوں کے حال سے باخبر ہے اور ہر چیز پر نگاہ رکھنے والا ہے. پھر ہم نے اس کتاب کا وارث بنا دی ان لوگوں کو چن لی اپنے بندوں میں. یہ ہے اب آپ لوگوں کی بات اگر آپ علم رکھے ہوئے ہیں. یعنی اللہ کہتے ہیں اپنے چنے ہوئے لوگوں کو ہم کتاب کا وارث بناتے ہیں. اللہ ہر بندے کو کتاب نہیں دیتا, یہ یاد رکھیں کہ اللہ نے اتنا سیکیورٹی چیک رکھا ہوا ہے, چنے ہوئے لوگوں کو کتاب کے لیے لاتا ہے. اب کیا ہوا, قرآن پورا ہوا, کورس پورا ہوا ماشاءاللہ, اور آج کی زبان میں کہہ لیں کہ دورے قرآن پورا ہونے والا ہو گیا. اب ذرا سنیے عید کے بعد کیا ہوگا. آپ اپنے لیول پہ لیں اور ہر بندہ اس کو اپنے علم پہ سوچے. اور وہ سارے کئی سالوں سے ماشاءاللہ قرآن کے کورسز کرنے والے لوگ, پڑھنے اور پڑھانے والے, سوچے قرآن پڑھنے کے دوران تو سب ایک ہی جگہ بیٹھے ہوئے ہیں نا, قرآن پڑھنے کے بعد لوگ تین گروہوں میں بٹیں گے. نمبر ایک, فمن ہم ظالم لنفسی, اب ان میں سے کوئی اپنے نفس پر ظلم کرنے والا ہے. یہ کون ہے؟ جدھر سے آیا تھا ادھر ہی پلٹ گیا, حرام پہ چلا گیا, نمازیں شروع تھی چھوڑ دی, جو نیکیاں تھوڑی بہت کی تھی سب ختم, سب پانی اتر گیا. پہلی برسات کی طرح, پہلی بارش کوئی عید کی پڑی, دنیا کی پڑی, اور نفس پہ کوئی خواہش چوٹ پڑی تو اس نے واپس اپنے آپ کو لے گیا. ظلم, پھر گناہوں میں, پھر نافرمانیوں میں, سوچیے. اور دوسرا, سیکنڈ, اور کوئی بیچ کی راہ والا, میڈیوکر, کر لو ٹھیک ہے, ہاں نہیں ابھی رمضان کا اثر ہے, ہاں ٹھیک ہے چلو کچھ تھوڑا بہت, آہستہ آہستہ دو چار مہینے میں پھر اثر ختم. قرآن اگر کورس کیا تھا اور آگے پھر نور اللہ نور شروع نہیں کریں گے تو پھر بیچ کی راہ آ جائے گی اور آہستہ آہستہ پھر ختم. لیکن ایک تیسرا گروہ ہے جو انشاءاللہ آپ لوگوں کا گروہ ہے, کہیں انشاءاللہ, آپ سب انشاءاللہ اسی میں ہوں گے. دعا کریں اللہ ہم سب کو ان میں کر دے. اور وہ کون ہے؟ وَمِنْهُمْ سَابِقُمْ بِالْخَيْرَاتِ بِإِذْنِ اللَّهِ, اور کوئی اللہ کے اذن سے نیکیوں میں سبقت کرنے والا ہے, سب سے پہلے کرنی ہے, میں نے دوسرے سے زیادہ آگے بڑھ جانا ہے. یہ ہے اصل میں اللہ کا فضل. ذَلِكَ هُوَ الْفَضْلُ الْكَبِيرُ, ہم کس کو فضل کہتے ہیں؟ هَذَا فَضْلُ, وہ کیا کہتے ہیں, هَذَا مِنْ فَضْلِ رَبِّي, گھروں کو کہتے ہیں نا, کوٹھیوں کو, بنگلوں کو, وہ بھی ہے اگر وہ اللہ کی رضا کے کام ہوتے ہیں تو. کیا ملے گا ان کو؟ اب ذرا گنتے جائیں آپ سب کو ملنے کیا والا ہے اللہ کے فضل سے. جنات وعدنی یدخلونہا, ہمیشہ رہنے والی جنتیں. دیکھیے ایک بات ہے کہ رہنے والے ہمیشہ رہیں گے, یہاں کیا جنت ہمیشہ رہے گی. دنیا میں ایسی ہے نا, یا ہم چلے جاتے ہیں یا ہمارے گھر ہماری زندگی میں چلے جاتے ہیں. تو جنت بھی ہمیشہ کی, رہنے والے بھی ہمیشہ والے, جن میں یہ لوگ داخل ہوں گے. بس اتنا ہی نہیں, یحلون فیہا من اساور, وہاں انہیں سونے کے کنگنوں, اور آگے چلتے ہیں, سوچیے ابھی آپ سونے کے کنگن انجوائے کر لیں, اساور من ذہب ولولو, اور وہاں انہیں سونے اور موتیوں کے کنگنوں سے آراستہ کیا جائے گا. آپ کہتے ہیں لولو کیا ہوتا ہے؟ پرلز. کبھی آپ میں سے کسی کے پاس ہوگا تو جا کے دیکھیے, وائٹ پرلز کے اندر گولڈ, گولڈ میں وائٹ پرلز کا سیٹ. مجھے تو کئی چیزیں یاد آ گئیں اپنی, سب اللہ کے پاس پہنچ گئی ماشاءاللہ. یعنی کیا حسن ہوتا ہے وائٹ, اور یہ وہ فیشن ہے جو کبھی نہیں گیا. اب آپ نے کنگن بھی پہن لیے چمکتے ہوئے دمکتے ہوئے, تو کپڑے کالے, ولباسہم فیہا حریر, اور وہاں ان کا لباس ریشم کا ہوگا. امیجن تو کریں ذرا, آپ لگ کیسی رہی ہوں گی, کس رنگ کا ریشم لینا ہے آپ نے جنت میں؟ سب اپنا اپنا کلر بول دیں, پنک, وائٹ, گرین, اور گرین ویسے بھی مذہبی رنگ ہوتا ہے نا. آپ کسی رنگ کا ریشم لے لیں, اس پہ آپ وائٹ پرلز کے کنگن پورے یقین سے پہن سکتے ہیں, اور یہ سب پا کے اکڑیں گے, دیکھو ذرا کیسے اٹھلاتے پھریں گے, ٹپک ٹپک نہیں. وقال الحمد للہ الذی اسخبنا الحزن, یہ پکار سوچیے. وہ کہیں گے کون جنت میں اتنے اچھے کپڑے پہن کے, زیور پہن کے, چمک دمک ہے, اور کہہ کیا رہے ہیں؟ شکر ہے اس ذات کا جس نے ہم سے غم دور کر دیا. یہ کون سا غم تھا آپ کو پتا؟ فلا اللہ کا باخر نفس کا, ये गम लगा हुआ था कि लोग दीन पे क्यों नहीं, मैं दीन पे क्यों नहीं, खुद आ दें तो बच्चे दीन पे क्यों नहीं, बच्चे आ गए तो मियाँ जी दीन पे क्यों नहीं, वो आ गए तो सास जी क्यों नहीं, बहन क्यों नहीं, कजन क्यों नहीं, और गम करते करते दुनिया के गमों से निकल के आजाद हो गए। इन्ना रब्बना लगफूरुन शकूर, यकीनन हमारा रब माफ करने वाला और कदर फरमाने वाला है। उस रब के आगे झुके हैं जो कदरदान है। लोगों के आगे क्या झुकना, उनसे क्या मांगने, आपने है क्या हम गरीबों के हाथ में। अल्लज़ी अहल्लना दार अल मुकामत मिन फ़ज़लिही, अब ये जन्नतियों की जुबान पे तराने देखिए, अपनी बड़ाइयां नहीं कहते, वो जात जिसने हमें अपने फजल से अपनी क्याम की जगह ठहरा दिया। मुझे ऐसा लग रहा है किसी का बड़ा खूबसूरत घर है, आप देखने गए, उसने रेशम के कपड़े पहने हुए, मोतियों वाले कंगन है, और आप चाह रहे हैं बार बार उसके घर की कपड़ों की तारीफ करें, और वो कहते नहीं। और अब देखो यहां हमें कोई मशक्कत पेश नहीं आती, यदि मशीनों से हो जाता है, टच सिस्टम ऑटोमेशन, और ना थकन लाहक होती है। पाकिस्तान में पहले लोग कहते थे अच्छा बाहर के मुल्कों में मशीनों में काम हो जाता है, टच सिस्टम है, है? अब पाकिस्तान में भी आ गई मशीनें। वो एक बेटा था ना तो बड़ा सुस्त था, आपको जरा चुस्त करने के लिए सुना रही हूँ जोक, तो बड़ा वही जैसे बैठे रहे और खाते रहे, मोटा हो गया बेचारा, तो बहुत ही सुस्त था। तो बाप ने कहा कि बाप उसको कोई काम कहता था तो उसको बड़ा मुश्किल लगता था जाना, तो एक दिन बाप ने कहा अच्छा तुम्हारा सारा मसला हल हो गया ना। कहा क्या? कहा बटन दबाओगे तो ये हो जाएगा, बटन दबाओगे तो वो, बटन दबाओ पे सब कुछ उसने बता दिया। कहने तो हमारा भी तो यही हाल हो गया ना कि हम दुनिया में रहते हुए भी इसी किस्म के काम करते हैं। तो आज दुआ करते हैं कि अल्लाह ताला तो हमारी जन्नत में अपने नाम लिखवा दे। दुआ कीजिए अल्लाह हम सबको ऐसी जन्नतें दे दे, अपने माँ बाप भाई बहन रिश्तेदार, और खास तौर पे अपने ससुराली रिश्तों के लिए मांगिए। 3 सेकंड बहुत है। अब इसके बरक्स अंजाम देखिए कितना बुरा है, इतना बुरा, इतना बुरा है कि अब आपको यहाँ कोई अपने माहौल की फिक्र नहीं रहेगी अगर आप अपने आप को उस माहौल में ले गए, और अल्लाह ना करे हम में से कोई वहां जाए। वल्लज़ीना कफरू लहुम नारु जहन्नम ला युक्दा अलैहिम फयमूतु, और वो लोग जिन्होंने कुफर किया है इनके लिए जहन्नम की आग है, ना इनका किस्सा पाक कर दिया जाएगा कि मर जाए, और ना उनके लिए जहन्नम के अजाब में कोई कमी की जाएगी। जिसको कहते हैं ना कि रोज जीते हैं रोज मरते हैं, इस तरह हम बदला देते हैं हर उस शख्स को जो कुफर करने वाला हो। वो वहां चीख चीख कर कहेंगे ए हमारे रब हमें यहां से निकाल ले ताकि हम नेक अमल करें। हाईलाइट करेंगे उन आमाल से मुख्तलिफ जो पहले करते रहे थे, यानी हमारी एक्टिविटीज अब बहुत डिफरेंट होंगी। इन्हें जवाब दिया जाएगा क्या हमने तुमको इतनी उम्र ना दी थी, जिसमें कोई सबक लेना चाहता तो सबक ले सकता था, और तुम्हारे पास आगाह करने वाला भी आ चुका था। अब मजा चखो जालिमों का, यहां कोई मददगार नहीं। अब फिर 3 सेकंड तक अपने सब प्यारों के लिए दुआ कीजिए कि अल्लाहुम्मा अजिरना मिनन्नार, अल्लाहुम्मा अजिरना मिनन्नार मिन खिज़्य दुनिया वल आखिरा, अल्लाह दुनिया आखिरत की रसवाई से हमें बचाए। ये सब कैसे हो गया, अल्लाह के हिसाब इतने सीधे कैसे? तो फरमाए इन्नल्लाह आलिमुल गैब, आलिमुल गैब अस्समावाति वल अर्द, बेशक अल्लाह आसमान और जमीन की हर पोशीदा चीज से वाकिफ है, वो तो सीनों के छुपे हुए राज तक जानता है। वही तो है जिसने तुमको जमीन में खलीफा बनाया, अब जो कोई कुफर करता है तो इसके कुफर का बवाल इसी पर है, और काफिरों को इनके कुफर का इसके सिवा काफिरों को इनका कुफर इसके सिवा कोई तरक्की नहीं देता कि इनके रब का इनके रब का गुस्सा इनके रब का गजब इन पर ज्यादा से ज्यादा भड़कता चला जाता है। काफिरों के लिए खसारे में इजाफे के सिवा कोई तरक्की नहीं, यानी हर गुना अल्लाह के गजब की आग को बढ़ा देता है। अब सूरत की सूरत का ततिमा देखिए, इन अल्लाह युमसिकु समावाति वल अर्दा अन तज़ूला, ऐ नबी इनसे कहो, नहीं थोड़ा सा छुटा, कुल अरअयतुम सॉरी कुल अरअयतुम शुरकाअकुम अल्लज़ीना तदऊना मिन दूनिल्लाह, कह दीजिए کیا تم نے دیکھا ہے اپنے ان شریکوں کو جنہیں تم اللہ کو چھوڑ کر پکارا کرتے ہو؟ مجھے بتاؤ انہوں نے زمین میں کیا پیدا کیا ہے یا آسمانوں میں ان کی کیا شرکت ہے؟ اگر یہ نہیں بتا سکتے تو ان سے پوچھو کیا ہم نے انہیں کوئی تحریر لکھ کر دے دی ہے جس کی بنا پر یہ اپنے اس شرک کے لیے کوئی صاف سند رکھتے ہیں؟ یعنی دنیا میں شرک کی کوئی دلیل نہیں ہے؟ نہیں بلکہ یہ ظالم ایک دوسرے کو محض فریب کے جھانسے دیے جا رہے ہیں. حقیقت یہ کہ اللہ ہی ہے جو آسمانوں اور زمین کو ٹل جانے سے روکے ہوئے ہیں, یعنی یہ آسمان گر چکا ہوتا لوگوں کے گناہوں کی وجہ سے, اور یہ زمین ہل ہل کے ختم ہو چکی ہوتی لوگوں کی مستیوں کی وجہ سے اگر اللہ ان کو نہ روکتا. اگر وہ ٹل جائیں تو اللہ کے سوا کوئی دوسرا ان کو تھامنے والا نہیں. بے شک اللہ بڑا حلیم اور درگزر فرمانے والا ہے. تو ہمیں کیا کرنا ہے اپنے اندر, کیا لے کے آنا ہے؟ حلم لے کے آنا ہے انشاءاللہ. یہ لوگ کڑی کڑی قسمیں کھا کر کہتے ہیں اگر کوئی خبردار کرنے والا ان کے ہاں گیا ہوتا تو یہ دنیا کی ہر دوسری قوم سے بڑھ کر راست رو ہوتے. ہائی لائٹ کریں, کتنے لوگ ہیں جو یہی کہتے ہیں کوئی ہمیں راہ دکھانے والا آ جائے ہم سب سے بڑھ کے راہ والے ہو جائیں گے, کوئی سکھانے والا آ جائے ہم سب سے زیادہ سیکھنے والے ہو جائیں گے. مگر جب خبردار کرنے والا ان کے پاس آ گیا, کون؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم, تو اس کی آمد نے ان کے اندر حق سے فرار کے سوا کوئی چیز میں اضافہ نہ کیا, کیونکہ رسول تو قربانیاں مانگتا تھا نا. یہ زمین میں اور زیادہ تکبر کرنے لگتے ہیں اور بری بری چالیں چلنے لگے, حالانکہ بری چالیں اپنے چلنے والوں کو ہی لے بیٹھتی ہیں. اب کیا یہ لوگ اس بات کا انتظار کر رہے ہیں کہ پچھلی قوموں کے ساتھ اللہ کا جو طریقہ ہے وہ ان کے ساتھ بھی برتا جائے؟ یہ ہائی لائٹ کیجیے اور نیچے لکھیے 2014 کے مسلمان بھی کیا اللہ کی اسی سنت کا انتظار کر رہے ہیں کیا کہ گناہوں پہ دنیا میں پکڑ لے؟ یہی بات ہے تو تم اللہ کے طریقے میں ہرگز کوئی تبدیلی نہ پاؤ گے, اور تم کبھی نہ دیکھو گے کہ اللہ کی سنت کو اس کے مقرر راستے سے کوئی طاقت پھیر سکتی ہے. کیا یہ لوگ زمین میں کبھی چلے پھرے نہیں کہ انہیں ان لوگوں کا انجام نظر آتا جن سے پہلے گزر چکے ہیں اور ان سے بہت زیادہ طاقتور تھے؟ اللہ کو کوئی چیز عاجز کرنے والی نہیں, نہ آسمانوں میں نہ زمین میں, وہ سب کچھ جانتا ہے اور ہر چیز پر قدرت رکھتا ہے. اگر کہیں وہ لوگوں کو ان کے کیے کرتوتوں پر پکڑتا, ہائی لائٹ کریں, محاسبہ کہہ کہ کوئی اپنا گناہ یاد کریں اس وقت جو پچھلی زندگی میں جہالت میں آپ سے ہو گیا, چپکے سے کوئی کوڈ ورڈ لکھ لیجیے اپنے نوٹس میں. تو پھر آپ سنیے اس کو کہ اگر اللہ مجھے میری اس بری حرکت پہ پکڑ لے تو زمین پر کوئی نفس چلتا پھرتا نہ رہے, تو خود سے کہیں کہ پھر میں زندہ نہ رہتی. تو کیوں نہیں پکڑتا؟ اس لیے کہ والا کی یو اخیر ملا جل مسما, وہ انہیں ایک مقرر وقت تک کے لیے مہلت دے رہا ہے. فَإِذَا جَاءَ أَجَلُهُمْ فَإِنَّ اللَّهَ كَانَ بِعِبَادِهِ بَصِيرًا, پھر جب وہ وقت آن پورا ہوگا تو اللہ اپنے بندوں کو دیکھ لے گا. آج بھی دیکھ رہا ہے, اس سے نسل میں دکھائے گا. اسے ویژن نہ سمجھیے گا, نبٹنا مطلب ہے کہ جب اللہ کی پکڑ آئے گی تو پھر وہ ان کو بتائے گا. تو یہ تھی سورت فاطر. ہم اس پارے کو یہاں پہ روکیں گے, کیوں بھلا؟ کیونکہ اگلی سورت جو یاسین ہے اس کا بیسیکلی جو مین تھیم ہے وہی آگے بھی چلنا ہے, تو اگر ہم نے اس کو اس پارے کے ساتھ کر لیا تو پھر بعد میں جب ہم اگلا پارا سنیں گے یا کوئی دوسرے لوگ بعد میں سنیں گے تو پھر اس کو مشکل ہوگی. تو انشاءاللہ تعالی ہم پارا نمبر 23 جو ہے وہ سورت یاسین کے آغاز سے شروع کریں گے. اللہ تعالیٰ سے دعا کرتے ہیں جو پڑھا سنا اس پہ عمل کی توفیق دے, پارے کا خلاصہ کر لیں, 2 منٹ اور چاہیے انشاءاللہ تاکہ کل ہم ڈائریکٹ پارے سے شروع کر سکیں. ہم نے 22واں پارہ کیا, سورت الاحزاب کی چند آیتیں اس میں رہتی تھی, خاص طور پہ نبی صلی اللہ علیہ وسلم کی بیویاں, آپ کی شادیوں کے پیچھے کی حکمتیں. پھر غزوہ احزاب اور بنی قریظہ پہ کچھ تبصرے ہم نے دیکھے, پردے کی آیات دیکھی, جاہلیت کی طرح عورتوں کا سجنا ڈھگنا, سجنا سنورنا اور نمائش کرنا, اس کی قباحت کو دیکھا. پھر ہم نے اس میں مسلمان مردوں اور عورتوں کے کردار کی 10 صفات کو دیکھا. دعا کرتے ہیں کہ اللہ ہمیں وہ عطا کرے. پھر اس کے بعد نبی صلی اللہ علیہ وسلم کی ذات مومنوں کے لیے ایک نعمت عظمیٰ ہے. 5 آپ کے اس وصف دیکھے تھے کہ آپ کس طرح مومنوں پر قیامت کے دن گواہیاں بھی دیں گے اور جنت اور جہنم کی خوشخبریاں اور ڈراوے دینے کے لیے اللہ نے آپ کو بھیجا، پھر آپ کو امت کے لیے ایک بہترین نمونہ بنایا گیا، اور سب سے بڑھ کے آپ خاتم النبیین تھے کہ آپ کے بعد کوئی نبی نہیں آئے گا. سورت سبا مختصر سورت تھی، لیکن شکر اور ناشکر کا نتیجہ پتہ چلا. قیامت کی باتیں اور داؤد اور سلیمان کی نعمتیں اور ان کا شکر کرنا، اور قوم سبا پر اللہ کے انعامات اور ان کی ناشکریوں کا تذکرہ پڑھا، اور پھر آخر میں ہم نے سورت فاتر پڑھی جو بڑے پیار سے اللہ تعالیٰ کی قدرت کی، اللہ تعالیٰ کی کائنات کی نشانیاں ہمیں دکھاتی بھی گزری. اور خاص طور پہ سورت میں ہم نے سیکھا کہ عزت کا مالک اللہ، جس کو عزت چاہیے وہ اپنے رب سے مانگے، اور نبی صلی اللہ علیہ وسلم کی امت کی فضیلت کہ جائیں گے تو جنت میں لیکن تین گروہوں میں ہوں گے، کچھ ظالم، کچھ مقتصد اور کچھ سابقون بالخیرات. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہم سب کو بہترین طریقے پہ چلائے. سبحانک اللہم بحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم، وتوب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جزاک اللہ خیر واحسن الجزا استاذ جی. الحمدللہ ہم نے سورہ احزاب، سورہ سبا، سورہ فاتر پڑھی، استاذ جی نے اس کا خلاصہ کر دیا. آپ اب بتائیے کہ آپ نے اپنے لیے ان تینوں سورہ میں، اسپیشلی سورہ احزاب میں سے اپنے عمل کے لیے کون کون سے پوائنٹس لیے؟ ایک شیئر کر دیجئے پلیز. احزاب، جس میں ہم نے اپنے معاشرتی زندگی کے اصولوں کو دیکھا، گھر سے باہر نکلنے کے، گھر کے اندر کسی کے جانے کے، عورتوں کے اسپیشلی ہم نے بہت سے اس میں احکامات دیکھے. باؤنڈریز فار وومنس، جی بالکل صحیح، عورتوں کے باہر نکلنے کے سورہ نور میں ہم نے دیکھے کچھ. اب یہاں پہ میری آواز کم ہے، اجازت لے کے کسی کے گھر جانا بالکل صحیح، آواز دھیمی رکھنا، جی یہ بتایا گیا ہے کہ گھر میں ٹھہری رہیں، لیکن یہ ہے کہ گھر میں ٹھہرنے کے بعد آ کے بتایا گیا کہ انسان یہ نہیں کہ بالکل ہی بیٹھ سک جائے سکتا ہے اندر، اس کو باہر نکلنا آنا جانا ہوتا ہے ضرورتاً. جب وہ نکلے گا تو کیا کرے گی عورتیں؟ کہ وہ تبرج کا اظہار نہیں کریں گی. وہ جو زمانہ جاہلیت کی، جو زمانہ جاہلیت کی تبرج ہے، یعنی کہ بن ڈھن کر نکلنا، آرائش بھی عورت کر سکتی ہے، زیبائش بھی، لیکن وہ باہر نمائش نہیں کر سکتی اس کی. جی بالکل صحیح، اس کے لیے ضابطۂ حیات بالکل صحیح. جی بہت سے عمل کے پوائنٹس ہیں اس میں، بہت زیادہ اس پہ غور کیجیے گا، اور ان سے اندر سے اپنے پوائنٹس لے کر ان پہ عمل کرنے کی پوری کوشش کیجیے گا. اور اللہ تعالیٰ سے ہم دعا کرتے ہیں کہ جیسا کہ میں سورہ فاتر میں پڑھا کہ اللہ تعالیٰ ہمیں علم تو دے رہے ہیں، لیکن اللہ تعالیٰ جب علم کے بعد تین گروہوں میں انسان بٹ جاتا ہے، ایک ظالم جو اپنے نفس پہ ظلم کرتا ہے، اور ایک وہ جو مقتصد یعنی کہ جو درمیانی راہ چلتا ہے، اور ایک وہ جو سابق الخیرات ہیں یعنی کہ نیکیوں میں آگے بڑھ جانے والے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ یا اللہ ہمیں جتنا بھی آپ نے علم دیا، جتنا بھی ہمارے علم میں جو جو باتیں آئیں، اللہ تعالیٰ ہمیں انہیں اپنے عمل میں، نیکیوں میں آگے بڑھنے میں ہمیں شامل ہو جائیں. یہ نہ ہو کہ ہم پیچھے ہٹ جائیں یا ایک ہی جگہ پہ ٹھہرے رہیں، بلکہ ہم نے جتنا بھی سیکھا ہے اور اس کو ختم نہیں کرنا، بلکہ اس کو آگے لے کر چلنا ہے، آگے اس نور کو پھیلانا ہے ان شاء اللہ تعالیٰ. اللہ تعالیٰ ہمیں اپنے اس مقصد میں کامیاب کرے، اور اپنی توفیق اور اپنی مدد سے ہماری اس میں ہماری اصلاح کر دیں، آمین. اب دعا کر لیتے ہیں. اس دعا کے ساتھ آج ہم اپنی کلاس کا اختتام کرتے ہیں. اللہم انک عفو کریم تحب العفو فاعف عنی، اللہم انک عفو کریم تحب العفو فاعف عنی. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اللهم ارحمني بالقرآن واجعله لي